अब्राहमका पुत्र, दाउदका पुत्र, यीशुख्रिष्टको वंशावलीको पुस्तक। अब्राहम इसाकका पिता थिए र इसाक याकुबका पिता थिए र याकुब यहुदा र तिनका दाजुभाइहरूका पिता थिए। यहुदा तामारबाट जन्मेका फारेस र जाहेरका पिता थिए। फारेस हेस्रोनका पिता र हेस्रोन आरामका पिता थिए। आराम अमिनादाबका पिता, अमिनादाब नहोसोनका पिता र नहोसोन सलमोनका पिता थिए। सलमोन राहाबबाट जन्मेका बोअजका पिता, बोअज रुथबाट जन्मेका ओबेदका पिता, ओबेद इसैका पिता थिए। इसै दाउद राजाका पिता थिए। दाउद उरियाहकी पत्नीबाट जन्मेका सोलोमनका पिता थिए। सोलोमन रहबामका पिता, रहबाम अबियाका पिता, अबिया आशाका पिता थिए। आशा यहोशापातका पिता, यहोशापात यहोरामका पिता र यहोराम उजियाहका पिता थिए। उजियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता थिए। हिजकिया मनस्सेका पिता, मनस्से अमोनका पिता, अमोन उसियाहका पिता थिए। बेबिलोनमा निर्वासनको समयमा योसियाह येकोनियास र तिनका दाजुभाइहरूका पिता भए। बेबिलोनमा निर्वासनपछि येकोनियास साल्तियलका पिता भए। साल्तियल यरुबाबेलका पिता थिए। यरुबाबेल अबियुदका पिता, अबियुद इल्याकिमका पिता र इल्याकिम आजोरका पिता थिए। आजोर सादोकका पिता, सादोक आखिमका पिता र आखिम एलियुदका पिता थिए। एलियुद एलाजारका पिता, एलाजार मत्तानका पिता र मत्तान याकुबका पिता थिए। याकुब तिनै मरियमका पति युसेफका पिता थिए, जसबाट ख्रिस्ट भनिने यीशु जन्मनुभयो। पुस्ताहरू जम्मा गरी अब्राहमदेखि दाउदसम्म 14 पुस्ता, दाउददेखि बेबिलोनको निर्वासनसम्म 14 पुस्ता र बेबिलोनको निर्वासनदेखि येशुख्रिस्टसम्म 14 पुस्ता थिए। येशुख्रिस्टको जन्म यस प्रकारले भयो। उहाँकी आमा मरियमको योसेफसँग विवाहको निम्ति मगनी भएको थियो, तर उनीहरूको सहवास हुनुभन्दा अगाडि तिनी पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा हुन आयो। तिनका पति योसेफ धर्मी मानिस थिए र उनले तिनलाई सबैका सामु शर्ममा पार्न चाहेनन्। यसैले उनले गोप्य प्रकारले तिनीसँगको मगनीलाई रद्द गर्ने निर्णय गरे। जसै उनले यी कुराहरूको बारेमा विचार गरे, सपनामा परमप्रभुका एकजना स्वर्गदूत उनको सामु देखा परे र यसो भने, हे दाउदका पुत्र योसेफ, मरियमलाई आफ्नो पत्नीको रूपमा स्वीकार्न नडराऊ, किनकि जो तिनको गर्भमा हुनुहुन्छ उहाँ पवित्र आत्माद्वारा गर्भधारण हुनुभएको हो। तिनले एकजना पुत्र जन्माउने छिन् र तिमीले उहाँको नाउँ येशु राख्नेछौ, किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनु हुनेछ। अगमवक्ताद्वारा परमप्रभुले बोल्नु भएको यस्तो भनाई पूरा हुनलाई यी सबै भए। हेर, कन्या गर्भवती हुने छिन् र एकजना पुत्र जन्माउने छिन् र तिनीहरूले उहाँको नाउँ इम्मानुएल राख्नेछन्, जसको अर्थ हुन्छ परमेश्वर हामीसँग। योसेफ निन्द्राबाट बिउजे र उनले परमप्रभुका दूतले आज्ञा गरे अनुसार गरे र उनले तिनलाई उनकी पत्नीको रूपमा स्वीकारे। तर तिनले पुत्रलाई जन्म नदिएसम्म उनले तिनीसँग शारीरिक सम्बन्ध राखेनन् र उनले उहाँको नाउँ येशु राखे। येशुले आफ्ना 12 चेलालाई आफू कहाँ बोलाउनु भयो र तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउनु भयो अनि हर प्रकारका रोग र बिरामीहरूलाई निको पार्ने अधिकार दिनुभयो। यी 12 प्रेरितका नाम यस प्रकार छन्। पहिलो सिमोन, जसलाई पत्रुस भनिन्छ, र तिनका भाइ अन्द्रियास, जब्देयाका छोरा याकुब र तिनका भाइ युहन्ना, फिलिप र बारथोलोमाई, थोमा र कर उठाउने मत्ती, अल्फायसका छोरा याकुब र थेदियस, सिमोन कनानी र यहुदा इस्करियोत, जसले येशुलाई पक्राइदिने थियो। यी 12 येशुले बाहिर पठाउनु भयो। उहाँले तिनीहरूलाई येशु भन्दै आज्ञा गर्नुभयो, अन्य जातिहरू बस्ती कुनै पनि ठाउँमा नजाओ र सामरियाहरूको कुनै पनि शहरमा प्रवेश नगर। यसको सट्टा इस्रायलको घरानाको हराएका भेडाहरू कहाँ जाओ, अनि जसै तिमीहरू जान्छौ स्वर्गको राज्य नजिकै आइसकेको छ भनी प्रचार गर। रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्ठ रोगीहरूलाई शुद्ध पार र भूतात्माहरूलाई दबाओ, तिमीहरूले सित्तैमा पाएका छौ सित्तैमा देऊ, तिमीहरूका थैलीमा कुनै पनि सुन चाँदी वा पित्तल नबोग, तिमीहरूका यात्राको निम्ति झोला वा फाल्तु दौरा वा जुत्ता वा लौरो नबोग, किनकि खेतालाले आफ्नो भोजन पाउनुपर्छ। तिमीहरू जुनसुकै सहर वा गाउँमा प्रवेश गर्छौ त्यहाँ को योग्यको छ भनी पत्ता लगाओ र नगइन्जेलसम्म तिमीहरू त्यही बस। जब तिमीहरू घरमा बस्छौ तब त्यसलाई अभिवादन गर। यदि त्यो घर योग्यको छ भने तिमीहरूको शान्ति त्यसमाथि आओस्, तर यदि त्यो योग्यको छैन भने तिमीहरूका शान्ति तिमीहरू कहाँ नै फर्केर आओस्। कसैले तिमीहरूलाई ग्रहण गर्दैन वा तिमीहरूको वचन सुन्दैन भने तिमीहरू त्यस घर वा सहरबाट निस्किएर जाँदा तिमीहरूका खुट्टाबाट धुलो टकटकाइदेऊ। साँच्चै म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा सदोम र गमोराको इन्साफ बढी सहनीय हुनेछ। हेर, म तिमीहरूलाई भाषाहरूका बीचमा भेडा चाहिँ पठाउँदैछु, यसकारण तिमीहरू सर्प चाहिँ चनाखु र ढुकुर चाहिँ सोझो हौ। मानिसहरूदेखि होसियार बस, तिनीहरूले तिमीहरूलाई अदालतहरूमा सुम्पिदिनेछन् र तिनीहरूले आफ्ना सभाघरहरूमा तिमीहरूलाई कुरा लगाउनेछन्। मेरो खाती तिमीहरू शासकहरू र राजाहरूका सामु ल्याइनेछौ र तिनीहरू र अन्य जातिहरूका निम्ति गवाही हुनेछौ। जब तिनीहरूले तिमीहरूलाई पक्राइदिनेछन् तब तिमीहरूले कसरी वा के बोल्ने भन्ने विषयमा चिन्ता नगर, किनकि तिमीहरूलाई बोल्नुपर्ने कुरा सोही घडी दिइनेछ। किनकि बोल्ने तिमीहरू आफै होइनौ, तर तिमीहरूका पिताका आत्मा तिमीहरूद्वारा बोल्नुहुनेछ। दाजुले भाइलाई मृत्युको निम्ति पक्राइदिनेछ र बुबाले आफ्नो छोरालाई, छोराछोरीहरू आफ्ना बुवा आमाका विरुद्धमा उठ्नेछन् र तिनीहरूलाई मार्न लगाउनेछन्। मेरो नाउँको खातिर सबैले तिमीहरूलाई घृणा गर्नेछन्, तर जसले अन्तिम घडीसम्म सहन्छ त्यस व्यक्तिको उद्धार हुनेछ। जब तिनीहरूले यस सहरमा तिमीहरूलाई सताउँछन्, अर्को सहरमा भाग, किनकि साँच्चै म तिमीहरूलाई भन्दछु, मानिसको पुत्र नआउन्जेलसम्म तिमीहरू इसरायलका सहरहरू पनि घुमिसकेका हुने छैनौ। चेला आफ्नो गुरुभन्दा महान हुँदैन, न त नोकर आफ्नो मालिकभन्दा महान हुन्छ। चेला आफ्नो गुरु र नोकर आफ्नो मालिक जस्तो हुनु नै उसको निम्ति प्राप्त हुन्छ। यदि तिनीहरूले घरका मालिकलाई नै बालजिबुल भनेका छन् भने तिनीहरूले उनका घरनालाई झन कति बढी बदनाम गर्लान्। त्यसकारण तिनीहरूसँग डराओ, किनकि कुनै कुरा पनि ढाकिएको छैन जुन प्रकट हुने छैन र कुनै कुरा पनि लुकाइएको छैन जुन थाहा हुने छैन। जे म तिमीहरूलाई अँध्यारोमा भन्दछु त्यो उज्यालोमा भनिदेऊ, र जे तिमीहरूले आफ्नो कानमा मधुर रूपमा सुन्छौ त्यो घरको धुरीबाट घोषणा गर। तिनीहरूसँग न डराओ, जसले शरीरलाई मार्दछन् तर आत्मालाई मार्न सक्दैनन्, बरु आत्मा र शरीर दुवैलाई नरकमा नष्ट गर्न सक्नुहुनेसँग डराओ। के सानो सिक्कामा दुईवटा भँगेरा बिक्दैनन् र तापनि तिमीहरूका पिताको इच्छा बिना तीमध्ये एउटा पनि भुइँमा खस्दैन, तर तिमीहरूका शिरका केशहरू पनि गन्ती भएका छन्। न डराओ, तिमीहरू धेरै भङ्गेराहरू भन्दा बढी बोल्ने मान्छौ। यसकारण हरेक जसले मलाई मानिसहरूका सामु स्वीकार गर्दछ म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु स्वीकार गर्नेछु, तर जसले मानिसहरूका सामु मलाई इन्कार गर्दछ म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु इन्कार गर्नेछु। म पृथ्वीमा शान्ति ल्याउन आएँ भने विचार नगर, म शान्ति ल्याउन होइन तर तरबार चलाउन आएँ, किनकि म मानिसलाई उसको बुबा विरुद्ध र छोरीलाई उसकी आमाको विरुद्ध र बुहारीलाई उसकी सासुको विरुद्ध गराउन आए। मानिसका शत्रुहरू उसको आफ्नै घरानाभित्रका हुनेछन्। जसले मलाई भन्दा पनि आफ्नो बुबा र आमालाई प्रेम गर्छ त्यो मेरो निम्ति योग्यको हुँदैन। जसले आफ्नो छोरा वा छोरीलाई मलाई भन्दा बढी प्रेम गर्छ ऊ मेरो निम्ति योग्यको हुँदैन। जसले आफ्नो क्रुस उठाएर मेरो पछि लाग्दैन ऊ मेरो निम्ति योग्यको हुँदैन। जसले आफ्नो प्राण जोगाउँछ उसले त्यो गुमाउनेछ, तर जसले मेरो खातिर आफ्नो प्राण गुमाउँछ उसले त्यो पाउनेछ। जसले तिमीहरूलाई स्वागत गर्दछ उसले मलाई स्वागत गर्दछ, र जसले मलाई स्वागत गर्दछ उसले मलाई पठाउनु हुनेलाई स्वागत गर्दछ। जसले अगमवक्तालाई तिनी अगमवक्ता भएको कारणले स्वागत गर्दछ उसले अगमवक्ताको इनाम पाउनेछ, अनि जसले धर्मी मानिसलाई तिनी धर्मी भएको कारणले स्वागत गर्दछ उसले धर्मी मानिसको इनाम पाउनेछ। जसले यी सानाहरूमध्ये कसैलाई चेला भएको कारणले एक कचौरा चिसो पानी मात्र पनि पिउन दिएला साँच्चै म तिमीहरूलाई भन्दछु उसले कुनै रीतिले आफ्नो इनाम गुमाउने छैन। आफ्ना बाह्रजना चेलाहरूलाई शिक्षा दिइसक्नु भएपछि येशू तिनीहरूका सहरहरूमा सिकाउन र प्रचार गर्न त्यहाँबाट जानुभयो। जब यौनाले ख्रिस्टले गर्नुभएका कामहरूको बारेमा झ्यालखानामा सुने तब आफ्ना चेलाहरूद्वारा एउटा खबर पठाए र उहाँलाई भने, के आउनुहुने चाहिँ तपाईँ नै हुनुहुन्छ वा कोही अर्कै मानिसको हामी प्रतीक्षा गरौं? येशूले तिनीहरूलाई उत्तर दिनुभयो, तिमीहरूले जे देखेका र सुनेका छौ गएर यी हुन्नालाई बताइदेऊ। दृष्टिविहीनहरूले दृष्टि पाइरहेका छन्, लङ्गडा मानिसहरू हिँडिरहेका छन्, कुष्ठरोगीहरू शुद्ध पारिएका छन्, बहिरा मानिसहरूले फेरि सुनिरहेका छन्, मरेका मानिसहरू फेरि जीवित भई उठेका छन्, अनि खाँचोमा परेका मानिसहरूलाई सुसमाचार सुनाइरहेछ। मेरो कारणले मलाई विश्वास गर्न नछुट्ने त्यो मानिस धन्यको हो। यहुन्नाका चेलाहरू आफ्नो बाटो लागे। येशूले भीडहरूलाई यहुन्नाको बारेमा बताउन थाल्नुभयो, तिमीहरू उजाड स्थानमा के हेर्न गयो? हावाले हल्लाइरहेको निगालोलाई? तिमीहरू के हेर्न बाहिर गयौ? मलमलको लुगा लगाएको मानिसलाई? वास्तवमा मलमलको लुगा लगाउने मानिसहरू त राजाका दरबारहरूमा बस्छन्। तर तिमीहरू के हेर्न बाहिर गयौ? के अगमवक्तालाई? हो, म तिमीहरूलाई भन्दछु अगमवक्ता भन्दा पनि महान व्यक्तिलाई। उनी तिनै हुन् जसको बारेमा यस्तो लेखिएको छ, हेर म तिम्रो अघि अघि मेरा समाचार वाहकलाई पठाउँदैछु जसले तिम्रो अघि तिम्रो मार्ग तयार गर्नेछन्। साँच्चै म तिमीहरूलाई भन्दछु स्त्रीबाट जन्मेकाहरूमा बप्तिस्मा दिने यो हुन्न भन्दा महान अरू कोही छैन, तरै पनि स्वर्गको राज्यमा सबैभन्दा कम महत्वको मानिस उनीभन्दा महान हुन्छ। बप्तिस्मा दिने यहुन्नाको दिनदेखि अहिलेसम्म स्वर्गको राज्यले उग्रता भोगिरहेको छ र उग्र मानिसहरूले यसलाई बलपूर्वक पक्रन्छन्। किनकि योहन्ना नआउन्जेलसम्म सबै अगमवक्ता र व्यवस्थाले अगमवाणी गरेका थिए। अनि यदि तिमीहरूले एलियालाई ग्रहण गर्ने इच्छा गर्छौ भने आउनुपर्ने एलिया उनी नै हुन्। जसको कान छ त्यसले सुनोस्। यस पुस्तालाई म केसँग तुलना गरौँ? यो त बजारमा बसिरहेका बालकहरू जस्तै छ, जसले एकअर्कालाई बोलाउँदछन् र भन्दछन्, हामीले तिमीहरूका निम्ति बाँसुरी बजायौं अनि तिमीहरू नाचेनौ, हामीले विलाप गर्यौं र तिमीहरू रोएनौ। योहन्ना खाँदै र पिउँदै आएनन् अनि तिनीहरू भन्छन् त्यसलाई भुत्लाएको छ। मानिसको पुत्र खाँदै र पिउँदै आए र तिनीहरू भन्छन् हेर एउटा घिचुवा अनि पियक्कड, कर उठाउनेहरू र पापीहरूको मित्र, तर बुद्धि चाहिँ त्यसका कामहरूद्वारा सही प्रमाणित हुन्छ। त्यसपछि यीशुले ती सहरहरूलाई हकार्न थाल्नुभयो जहाँ उहाँका धेरै जसो शक्तिशाली कार्यहरू भएका थिए, किनकि तिनीहरूले प्रस्ताव गरेका थिएनन्। धिक्कार तलाई ए खोराजिन, धिक्कार तलाई ए बेत्सेदा, यदि तिमीहरूमा गरिएका शक्तिशाली कार्यहरू टुरोस र सिदोनमा गरिएका भए तिनीहरूले धेरै पहिले नै भाङ्रा र खरानी लगाएर पश्चाताप गरिसकेका हुने थिए। तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तिमीहरूको भन्दा टुरोस र सिदोनको इन्साफ बढी सहनीय हुनेछ। त कर्फनहुम, के त स्वर्गमा उचालिने छस् भनी सम्झन्छस्? होइन, त तल पातालमा झारिने छस्, किनकि यदि तमा गरिएका शक्तिशाली कार्यहरू सदोममा गरिएका भए त्यो आजसम्म पनि रहिरहने थियो। तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तेरोभन्दा सदोमको इन्साफ बढी सहनीय हुनेछ। त्यसबेला यसुले भन्नुभयो, हे पिता, स्वर्ग र पृथ्वीका मालिक, म तपाईँको प्रशंसा गर्दछु, किनभने तपाईँले यी कुराहरू बुद्धिमानी र समझदारहरूबाट लुकाउनु भयो र साना बालकहरू जस्ता अन्जानहरूलाई प्रकट गर्नुभयो। हो पिता, किनकि तपाईँको दृष्टिमा यही नै मनपर्दो थियो। मेरा पिताद्वारा सबै कुरा मलाई सुम्पिएको छ, अनि पिता बाहेक पुत्रलाई कसैले चिन्दैन, अनि पुत्र र पुत्रले प्रकट गराउन इच्छा गरेको व्यक्तिले बाहेक पितालाई कसैले चिन्दैन। तिमीहरू सबै परिश्रम गर्ने र गरौँ बोझले लादिएकाहरू हो, म कहाँ आऊ? मेरो जुवा तिमीहरूमाथि लेऊ र मबाट सिक, किनकि म नम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्नो आत्माको निम्ति विश्राम पाउनेछौ, किनकि मेरो जुवा सजिलो छ र मेरो बोझ हलुको छ। त्यति बेला विश्राम दिनमा यीशु अन्नका खेतहरू हुँदै जाँदै हुनुहुन्थ्यो। उहाँका चेलाहरू भोकाए र तिनीहरूले अन्न टिप्दै खान लागे। तर जब फरिसीहरूले त्यो देखे, तिनीहरूले यीशुलाई भने, हेर्नुहोस्, जे विश्राम दिनमा गर्नु अनुचित छ तपाईँका चेलाहरूले त्यही गर्छन्। तर यीशुले तिनीहरूलाई भन्नुभयो, के दाऊद र उनीसँग भएका मानिसहरूले भोकाएको बेलामा उनले के गरे भन्ने कुरा तिमीहरूले कहिले पढेका छैनौ? कसरी उनी परमेश्वरको भवनमा पसेर उहाँको उपस्थितिको रोटी खाए? त्यो रोटी उनी र उनीसँग भएकाहरूका निम्ति खानु अनुचित थियो, तर त्यो पुजारीहरूका लागि मात्रै उचित थियो? अथवा विश्राम दिनमा मन्दिरका पुजारीहरूले काम गरेर त्यस दिनलाई अपवित्र गर्छन्, तर पनि उनीहरू दोषरहित हुन्छन् भन्ने कुरा के तिमीहरूले व्यवस्थामा पढेका छैनौ र? तर म तिमीहरूलाई भन्दछु, मन्दिरभन्दा महान एकजना यहाँ छ। म कृपा चाहन्छु तर बलिदान होइन भन्ने कुराको अर्थ तिमीहरूले बुझेका भए तिमीहरूले निर्दोष मानिसलाई दोष लगाउने थिएनौ, किनभने मानिसको पुत्र विश्राम दिनका प्रभु हुन्। त्यसपछि यीशु त्यहाँबाट अलग्गिनुभयो र तिनीहरूका सभाघरमा जानुभयो। हेर, त्यहाँ एकजना हात सुकेको व्यक्ति थियो। यीशुलाई दोष लगाउन फरिसीहरूले उहाँलाई सोधे कि विश्राम दिनमा निको पार्नु उचित छ। यीशुले तिनीहरूलाई भन्नुभयो, के तिमीहरूको बीचमा यस्तो व्यक्ति होला जोसँग एउटा मात्र भेडा छ, र यदि विश्राम दिनमा त्यो भेडा गहिरो खाल्डोमा खस्यो भने उसले त्यसलाई समातेर बाहिर ननिकाल्ला? त्यसो भए एउटा मानिसको मूल्य त्यो भेडाभन्दा कति बढी छ, त्यसैले विश्राम दिनमा असल गर्नु न्यायसङ्गत छ। अनि यीशुले त्यस व्यक्तिलाई भन्नुभयो, तिम्रो हात पसार। उसले आफ्नो हात पसार्यो र त्यो हात अर्को हात जस्तै निको भयो। तर ती फरिसीहरू बाहिर गए र उहाँलाई कसरी मार्न सकिन्छ भनेर षड्यन्त्र रच्न थाले। जब यीशुले यो थाहा पाउनुभयो, उहाँ त्यहाँबाट निस्कनुभयो। धेरै मानिसले उहाँलाई पछ्याए र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो। उहाँको बारेमा अरूहरूलाई नभन्नु भनी उहाँले तिनीहरूलाई आदेश दिनुभयो, ताकि यसैया अगमवक्ताद्वारा यसो भनिएको कुरा पूरा होस्, हेर मेरो दास जसलाई मैले छानेको छु, मेरो अति प्रिय, जसमा मेरो प्राण प्रसन्न छ, म उनमा मेरा आत्मा राखिदिनेछु, अनि उनले जाति जातिहरूलाई न्यायको घोषणा गर्नेछन्। उनले सङ्घर्ष गर्ने छैनन्, न त ठूलो स्वरले कराउनेछन्, न त कसैले गल्लीहरूमा उनको स्वर सुन्नेछ। उनले कुनै फुटेको निकालोलाई भाँच्ने छैनन्। उनले न्यायलाई विजयमा नपुर्याएसम्म उनले कुनै पनि धिपधिप बलिरहेको सलेदोलाई निभाउने छैनन्। अनि उनको नाउँमा जाति जातिहरूले आशा राख्नेछन्। अनि भूतात्मा लागेको एकजना अन्धो र बोल्न नसक्ने व्यक्ति यीशु कहाँ ल्याइयो, उहाँले त्यसलाई निको पार्नुभयो र फलस्वरूप त्यो बोल्न नसक्ने व्यक्ति बोल्न सक्ने र देख्न सक्ने भयो। सबै भीड छक्क परे र भने, केही मानिस दाउदका पुत्र हुन सक्छन्? तर जब फरिसीहरूले यस आश्चर्यकर्मको बारेमा सुने, तिनीहरूले भने, यो मानिसले अरू केही होइन तर भूतात्माहरूको शासक बाल जीवलद्वारा भूतहरू निकाल्दछ। तर यीशुले तिनीहरूको विचार जानेर तिनीहरूलाई भन्नुभयो, आफैमा विभाजित भएको हरेक राज्य उजाड पारिनेछ अनि आफैमा विभाजित भएको हरेक सहर वा घर टिक्ने छैन। यदि शैतानले नै शैतानलाई निकाल्दछ भने त्यो आफैमा विभाजित हुन्छ, त्यसो भए त्यसको राज्य कसरी टिक्ला? यदि म बाल जीवलद्वारा भूतात्माहरू निकाल्छु भने तिमीहरूलाई पछ्याउनेहरूले कोद्वारा ती भूतात्माहरू निकाल्छन् त? यसकारण तिनीहरू तिमीहरूका न्यायकर्ताहरू हुनेछन्। तर यदि म परमेश्वरका आत्माद्वारा भूतात्माहरू निकाल्छु भने परमेश्वरको राज्य तिमीहरूमा आएको छ। कुनै मानिसले बलियो व्यक्तिलाई पहिले नबाँधेसम्म उसको घरमा छिरेर उसका सामानहरू कसरी चोर्न सक्छ? त्यस बलियो व्यक्तिलाई बाँधेपछि उसको घरका सामानहरू त्यसले लुट्छ। जो मेरो साथमा छैन ऊ मेरो विरुद्धमा हुन्छ, अनि जसले मसित बटुल्दैन उसले छरपष्ट पार्छ। त्यसैले म भन्दछु, मानिसहरूले गरेको हरेक पाप र ईश्वर निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुने छैन। अनि कसैले मानिसको पुत्रको विरुद्धमा कुनै वचन बोल्छ भने उसलाई क्षमा गरिनेछ, तर जो कोहीले पवित्र आत्माको विरुद्धमा बोल्छ त्यसलाई न यो संसारमा न त आउने संसारमा क्षमा गरिनेछ। कि त रुखलाई असल बनाओ र त्यसको फल पनि असल हुन्छ, वा कि त त्यो रुखलाई खराब बनाओ र त्यसको फल पनि खराब हुन्छ, किनकि रुख त्यसको फलद्वारा चिनिनेछ। ए विषालु सर्पका सन्तानहरू, तिमीहरू दुष्ट छौ त कसरी असल कुरा बोल्न सक्छौ? किनकि हृदयमा जे भरिएको छ त्यही मुखबाट निस्कन्छ। एउटा असल व्यक्तिले आफ्नो हृदयमा रहेको असल कुराको भण्डारबाट असल कुरा नै बाहिर ल्याउँछ, अनि एउटा दुष्ट व्यक्तिले आफ्नो हृदयमा रहेको दुष्ट कुराको भण्डारबाट दुष्ट कुरा नै बाहिर ल्याउँछ। म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा मानिसहरूले आफूले बोल्ने हरेक व्यर्थ वचनको निम्ति लेखा दिनेछन्, किनकि तिमीहरूका वचनद्वारा नै तिमीहरूको न्याय हुनेछ अनि तिमीहरूकै वचनद्वारा तिमीहरू दोषी ठहरिनेछौ। त्यसपछि केही शास्त्रीहरू र फरिसीहरूले येशूलाई उत्तर दिँदै भने, गुरुजी, हामी तपाईँबाट एउटा चिन्ह हेर्न चाहन्छौ। तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो, दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्छ, तर त्यसलाई योना अगमवक्ताको चिन्ह बाहेक अरू चिन्ह दिइने छैन। जसरी योना तीन दिन र तीन रात माछाको पेटमा थिए, त्यसरी नै मानिसको पुत्र तीन दिन र तीन रात पृथ्वीको गर्भभित्र रहनेछन्। निनवेका मानिसहरू न्यायको दिनमा यस पुस्तासँग खडा हुनेछन् र यस पुस्तालाई दोषी ठहराउनेछन्, किनकि योनाको सन्देश सुनेर तिनीहरूले पश्चाताप गरेका थिए र हेर, योनाभन्दा महान कोही यहाँ छन्? दक्षिणकी रानी यस पुस्तासँग न्यायको दिनमा उठ्नेछिन् र यसलाई दोषी ठहराउनेछिन्। तिनी पृथ्वीका कुनाबाट सोलोमनका ज्ञानका कुराहरू सुन्न आइन्, तर हेर, सोलोमन भन्दा महान कोही यहाँ छन्? जब कुनै अशुद्ध आत्मा मानिसबाट निस्किएर जान्छ, त्यो विश्राम खोज्दै पानी नभएको ठाउँ हुँदै जान्छ, तर त्यसले त्यो भेट्टाउँदैन। त्यसपछि त्यसले भन्छ, मैले छोडेको घरमा फर्केर जान्छु। फर्केपछि त्यसले त्यो घर खाली सफा गरिएको र मिलाएर राखिएको भेट्टाउँछ। त्यसपछि त्यो गएर आफूभन्दा दुष्ट अरू सात आत्मालाई आफ्नो साथमा ल्याउँछ र तिनीहरू सबै त्यहाँभित्र बस्न आउँछन्। अनि त्यस मानिसको पछिल्लो अवस्था पहिलेको भन्दा अझ खराब हुन्छ। यस दुष्ट पुस्तालाई पनि ठिक यस्तै हुनेछ। जब येशू भीडसँग बोल्दै हुनुहुन्थ्यो, हेर, उहाँकी आमा र उहाँको भाइहरू उहाँसँग बोल्नको निम्ति बाहिर पर्खिरहे। कसैले उहाँलाई भन्यो, हेर्नुहोस्, तपाईँकी आमा र तपाईँका भाइहरू तपाईँसँग बोल्न बाहिर पर्खिरहनु भएका छन्। तर येशूले त्यसो भन्ने व्यक्तिलाई उत्तर दियो, मेरी आमा को हुन् र मेरा भाइहरू को हुन्? अनि उहाँले आफ्नो हात उहाँका चेलाहरूतर्फ पसारेर भन्नुभयो, हेर, मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन्, किनकि जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ त्यो मानिस नै मेरो भाइ, मेरो बहिनी र मेरी आमा हुन्। त्यस दिन येशू घरबाट बाहिर निस्केर जानुभयो र समुद्रको छेउमा बस्नुभयो। उहाँको वरिपरि एउटा धेरै ठूलो भीड जम्मा भयो, त्यसैले उहाँ एउटा डुङ्गामा चढ्नुभयो र त्यहाँ बस्नुभयो। सबै भीड समुद्रको किनारमा उभियो। तब येशूले दृष्टान्तहरूमा उनीहरूलाई धेरै कुरा भन्नुभयो। उहाँले येशू भन्नुभयो, हेर, एकजना बिउ छर्ने मान्छे बिउ छर्न निस्क्यो। त्यसले बिउ छर्दा केही बिउहरू बाटोतिर परे अनि चराहरू आएर ती बिउहरू खाइदिए। अरू बिउहरू ढुङ्गेनी जमिनमा परे जहाँ धेरै माटो थिएन, ती तुरुन्तै उम्रे किनकि त्यहाँ माटो गहिरो थिएन। तर जब चर्को घाम लाग्यो ती डढे, तिनका जरा नभएको कारण ती सुकिहाले। अरू बिउहरू काँडाको झाङमा परे, ती काँडाका बोटहरू बढेर आए र बिरुवाहरूलाई निसासिदिए। अरू बिउहरू असल जमिनमा परे र केहीले 100 गुणा, केहीले 60 गुणा र केहीले 30 गुणा अन्न उब्जाए। जसको कान छ त्यसले सुनोस्। चेलाहरू आएर यीशुलाई भने, तपाईँ भिडहरूसँग किन दृष्टान्तहरूमा बोल्नुहुन्छ? यसुले तिनीहरूलाई जवाफ दिनुभयो, तिमीहरूलाई स्वर्गको राज्यका रहस्यहरू बुझ्ने अवसर दिइएको छ, तर तिनीहरूलाई यो दिइएको छैन। किनकि जोसँग छ त्यसलाई अझ धेरै दिइनेछ अनि त्यससँग प्रशस्त हुनेछ, तर जोसँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ। त्यसैले तिनीहरूसँग म दृष्टान्तमा बोल्दछु, किनकि तिनीहरूले हेर्न त हेर्छन् तर देख्दैनन्, अनि तिनीहरूले सुन्न त सुन्छन् तर सुनेर पनि बुझ्दैनन्। तिनीहरूका निम्ति यसै अगमवक्ताको अगमवाणी पूरा हुन्छ, जसले यसो भन्छ, तिमीहरू सुन्न त सुन्छौ तर तिमीहरूले कुनै रीतिले बुझ्दैनौ, तिमीहरू हेर्न त हेर्छौ तर तिमीहरूले कुनै रीतिले देख्दैनौ। किनकि यी मानिसहरूका हृदय सुस्त भएको छ र तिनीहरूका कान सुन्नलाई बहिरा भएका छन् र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्, नत्र भने तिनीहरू आफ्ना आँखाले देख्ने थिए, आफ्ना कानले सुन्ने थिए, आफ्ना हृदयले बुझ्ने थिए र तिनीहरू फर्कने थिए र मैले तिनीहरूलाई निको पार्ने थिए। तर धन्यका हुन् तिम्रा आँखा किनकि तिनले देख्छन् र तिम्रा कान किनकि तिनले सुन्दछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले जे देखेका छौ धेरै अगमवक्ताहरू र धर्मी मानिसहरूले ती हेर्ने इच्छा गरे तर तिनीहरूले ती देखेनन्। तिमीहरूले जे सुनेका छौ तिनीहरूले ती सुन्ने इच्छा गरे तर तिनीहरूले ती सुनेनन्। बिउ छर्नेको दृष्टान्त सुन। जब कसैले राज्यको वचन सुन्छ तर त्यसलाई बुझ्दैन, तब दुष्ट आउँछ र उसको हृदयमा जे छरिएको छ त्यो खोसेर लैजान्छ। यो चाहिँ त्यो बिउ हो जुन बाटोतिर छरिएको छ। ढुङ्गेनी माटोमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ र तुरुन्तै खुसी साथ त्यसलाई ग्रहण गर्छ, तर ऊ आफैमा जरा हुँदैन र केही बेरसम्म मात्र टिकिरहन्छ। तर जब वचनको कारण कष्ट वा सतावट आउँछ उसले तुरुन्तै ठेस खान्छ। काँडाको झाङमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ तर संसारको वास्ता र धन सम्पत्तिको प्रलोभनले वचनलाई निसासिदिन्छ अनि ऊ निष्फल हुन्छ। असल माटोमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ र त्यसलाई बुझ्छ, त्यसले नै साँचो रूपमा फल फलाउँछ र केहीले 100 गुणा, केहीले 60 गुणा र केहीले 30 गुणा फल फलाउँछ। यसुले तिनीहरूलाई अर्को दृष्टान्त प्रस्तुत गर्नुभयो। उहाँले भन्नुभयो, स्वर्गको राज्य यस्तो मानिस जस्तो हो जसले आफ्नो जमिनमा असल बिउ छर्यो, तर जब मानिसहरू सुते उसको शत्रु आयो र गहुँ बारीमा सामा पनि छरिदिएर गयो। जब बोट देखा पर्यो र अन्न फलाउन थाले तब सामाहरू पनि देखा परे। त्यस जमिनका मालिकका दासहरू आए र तिनलाई भने, हजुर, के तपाईँको बारीमा असल बिउ मात्र छर्नु भएको थिएन र अहिले यिनमा सामाहरू कसरी आए? तिनले उनीहरूलाई भने, यो एउटा शत्रुले गरेको हो। ती दासहरूले तिनलाई भने, के हामी गएर तिनलाई उखालेको तपाईँ चाहनुहुन्छ? त्यस जमिनका मालिकले भने, होइन, जब तिमीहरूले सामाहरूलाई उखेल्छौ तिमीहरूले तीसँगै गहुँलाई पनि उखेलौला। कटनी गर्ने समयसम्म यी दुवैलाई सँगै हुर्कन देऊ। कटनीको समयमा फसल कटनी गर्नेहरूलाई म भन्नेछु, पहिले सामाहरूलाई उखेल र जलाउनलाई मुठाहरूमा बाँध, तर गहुँलाई मेरो ढोकुटीमा जम्मा गर। त्यसपछि यसुले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो। स्वर्गको राज्य चाहिँ राईको एउटा बिउ जस्तो हो जुन एउटा मानिसले लिएर आफ्नो बारीमा छर्यो। यो बिउ अरू सबै बिउभन्दा सानो हुन्छ, तर जब यो हुर्कन्छ यो बगैँचामा भएका सबै बोटभन्दा ठूलो हुन्छ। यो एउटा रुख बन्छ अनि आकाशका चराहरू आउँछन् र यस काँगाहरूमा गुँड बनाउँछन्। यसुले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो। स्वर्गको राज्य चाहिँ खमीर जस्तो हो जुन एउटी स्त्रीले लिइन् र 3 कसौरा पिठोमा त्यो नफुलेसम्म मिसाइन्। यसुले यी सबै कुरा भेडलाई दृष्टान्तहरूमा भन्नुभयो अनि दृष्टान्तहरूमा बाहेक उहाँले तिनीहरूलाई केही पनि भन्नुभएन। यो चाहिँ अगमवक्ताहरूले जे भनेका थिए त्यही कुरा सत्य ठहरिउन् भनेर हुन आयो। म मेरो मुख दृष्टान्तहरूमा खोल्नेछु, म यस संसारको सुरुदेखि लुकाइएका कुराहरूलाई प्रकट गर्नेछु। तब यसुले भेडलाई छोड्नुभयो र घरभित्र जानुभयो। उहाँका चेलाहरू उहाँ कहाँ आएर भने, खेतका सामाहरूको बारेमा भनिएको दृष्टान्त हामीलाई व्याख्या गरिदिनुहोस्। यसुले जवाफ दिनुभयो, जसले बारीमा असल बिउ छरे उनी चाहिँ मानिसको पुत्र हुन्। बारी चाहिँ संसार हो अनि असल बिउ चाहिँ राज्यका छोराहरू हुन् अनि सामाहरू चाहिँ दुष्टका छोराहरू हुन्। र त्यो शत्रु जसले ती सामाहरू छरे त्यो चाहिँ दुष्ट हो। फसलको कटनी संसारको अन्त हो र कटनी गर्नेहरू चाहिँ स्वर्गदूतहरू हुन्। त्यसैले जसरी सामाहरू बटुलिन्छन् र आगोमा जलाइन्छन् यो संसारको अन्तमा यस्तै हुनेछ। मानिसको पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन् र तिनीहरूले उनको राज्यबाट पाप गर्न लाउने सबै थोक र पाप गर्ने सबैजनालाई बटुल्नेछन् र तिनीहरूले आगोको भट्टीमा फालिदिनेछन् जहाँ रुवावासी र धारा केटाई हुनेछ। तब धर्मी मानिसहरू उनीहरूका पिताको राज्यमा सूर्य झैं चम्कनेछन्। जसको कान छ त्यसले सुनोस्। स्वर्गको राज्य चाहिँ जमिनमा लुकाइएको धन जस्तै हो। एकजना मानिसले त्यो भेट्टायो अनि त्यसलाई लुकायो। आनन्दसहित ऊ जान्छ, उसँग भएका सबै थोक बेच्छ अनि उसले त्यो जमिन किन्छ। फेरि स्वर्गको राज्य एकजना व्यापारीले मूल्यवान मोतीहरू खोजे जस्तै हो। जब उसले धेरै मूल्य भएको एउटा मोती भेटायो, ऊ गयो र उसँग भएका सबै थोक बेच्यो र त्यो किन्यो। फेरि स्वर्गको राज्य समुद्रमा फ्याँकिएको जाल जस्तै हो अनि त्यसले सबै खालका माछा बटुल्यो। जब जाल भरियो, जालहारीहरूले त्यसलाई समुद्रको किनारमा ताने अनि उनीहरू बसेर राम्रा जति भाँडाहरूमा बटुले तर काम नलाग्ने जति फ्याँकिदिए। संसारको अन्तमा यस्तै हुनेछ। स्वर्गदूतहरू आउनेछन् र धर्मीहरूका माझबाट दुष्टहरूलाई छुट्याउनेछन्। तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन् जहाँ रुवावासी र दारा केटाइ हुनेछ। के तिमीहरूले यी सबै कुराहरू बुझेका छौ? चेलाहरूले उहाँलाई भने, बुझेका छौ। तब येशूले तिनीहरूलाई भन्नुभयो, त्यसकारण स्वर्गको राज्यमा चेला बनेको हरेक शास्त्री एउटा मानिस जस्तो हो जो घरको मालिक हो, जसले भण्डारबाट नयाँ र पुराना चिजहरू निकाल्छ। येशूले ती दृष्टान्तहरू भनिसक्नु भएपछि उहाँ त्यस ठाउँबाट जानुभयो। तब येशू आफ्नै नगरमा आउनुभयो र मानिसहरूलाई तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो अनि तिनीहरू आश्चर्यचकित भए र भने, यी मानिसले उनको ज्ञान र आश्चर्यकर्महरू कहाँबाट पाउँछन्? के यी मानिस सिकर्मीका छोरा होइनन् र? के उनकी आमा मरियम होइनन् र? अनि उनका भाइहरू याकुब, योसेफ, सिमुन र यहुदा होइनन् र? अनि उनका सबै बहिनी हाम्रै माझमा छैनन् र? त्यसो भए यी मानिसले यी सबै कुरा कहाँबाट पाउँछन् त? तिनीहरू उहाँदेखि क्रुद्ध भए। तर येशूले तिनीहरूलाई भन्नुभयो, अगम वक्ताहरूलाई आफ्नै देश र आफ्नै घर परिवारमा बाहेक अन्त कहीँ अनादर गरिँदैन। तिनीहरूको अविश्वासको कारण उहाँले त्यहाँ धेरै आश्चर्य कर्महरू गर्नुभएन। त्यस समयमा शासक हेरोदले येशूको बारेमा समाचार सुने। उनले आफ्ना नोकरहरूलाई भने, यिनी बप्तिस्मा दिने योहन्ना हुन् जो मरेकाहरूबाट फेरि जीवित भएका छन्। त्यसकारण यी शक्तिहरूले उनमा काम गरिरहेका छन्। किनकि हेरोदले आफ्ना भाइ फिलिपकी पत्नी हेरोदियासको कारण योहन्नालाई समाती उनलाई बाँधेर झ्यालखानामा हालेका थिए। योहन्नाले तिनलाई भनेका थिए, तिनलाई आफ्नो पत्नीको रूपमा राख्नु तपाईँको निम्ति न्यायसङ्गत छैन। हेरोदले उनलाई मार्न सक्थे तर उनी मानिसहरूसँग डराए किनभने मानिसहरूले योहन्नालाई अगमवक्ता मान्थे। तर जब हेरोदको जन्मदिन आयो, हेरोदियासकी छोरी मानिसहरूका माझमा नाचिन् र हेरोदलाई प्रसन्न बनाइन्। तिनलाई जे मागे पनि दिनेछु भनेर हेरोदले बाछा गर्दै शपथ खाए। आफ्नै आमाले सिकाएपछि तिनले भनिन्, मलाई यहाँ एउटा थालमा बप्तिस्मा दिने योहन्नाको शिर दिनुहोस्। राजा तिनको बिन्तीबाट निकै निराश भए। तर उनको आफ्नो शपथको कारण र उनीसँग भोजमा सामेल भएका सबै मानिसको कारणले गर्दा राजाले यस्तै होस् भनेर आज्ञा दिए। हेरोदले मानिसहरू पठाए र झ्यालखानामा योहन्नाको शिर काटिदिए अनि उनको शिर थालमा राखेर ल्याइयो र त्यस ठिटीलाई दिइयो र तिनले त्यो आफ्नी आमा कहाँ लगिन् अनि उनका चेलाहरू आई उनको लास लगेर गाडे। त्यसपछि तिनीहरू गएर येशूलाई बताइदिए। जब येशूले यो कुरा सुन्नुभयो, उहाँले त्यस ठाउँलाई छोडेर डुङ्गाबाट एकान्त स्थानमा जानुभयो। जब भिडहरूले यो कुरा सुने, तिनीहरूले उहाँलाई सहरहरूबाट पैदलै पछ्याए। त्यसपछि येशू तिनीहरूको अगाडि आउनुभयो र उहाँले ठूलो भिड देख्नुभयो। उहाँले तिनीहरूलाई टिठ्याउनुभयो र तिनीहरूका बीचमा भएका बिरामीहरूलाई निको पार्नुभयो। जब साँझ पर्यो, चेलाहरू उहाँ कहाँ आएर भने, यो त एउटा उजाड स्थान हो र दिन बितिसक्यो, भिडलाई बिदा गरिदिनुहोस् ताकि तिनीहरू गाउँहरूमा गएर र आफ्ना निम्ति खानेकुराहरू किन्न सकुन्। तर येशूले तिनीहरूलाई भन्नुभयो, यिनीहरूलाई टाढा जान आवश्यक छैन, यिनीहरूलाई तिमीहरूले केही खान देऊ। उनीहरूले उहाँलाई भने, हामीसँग यहाँ जम्मा पाँचवटा रोटी र दुईवटा माछा मात्र छन्। येशूले भन्नुभयो, ती म कहाँ ल्याऊ? अनि येशूले भिडलाई चौरमा बस्नको लागि आदेश दिनुभयो। उहाँले पाँचवटा रोटी र दुईवटा माछा लिनुभयो। माथि स्वर्गतिर हेर्दै उहाँले धन्यवाद दिनुभयो र रोटी भाँच्नुभयो अनि चेलाहरूलाई दिनुभयो। चेलाहरूले ती रोटी भिडलाई दिए। तिनीहरू सबैले खाए र तृप्त भए। त्यसपछि उनीहरूले खाएर उब्रेका टुक्राहरू बाह्र डालाभरि बटुले। त्यहाँ खाएकाहरूमध्ये स्त्रीहरू र बाल बालिकाहरू बाहेक झण्डै 5,000 पुरुषहरू थिए। उहाँले आफ्ना चेलाहरूलाई तुरन्तै डुङ्गामा चढेर उहाँभन्दा अघि अर्को पट्टि जान लगाउनु भयो। यसो आफैले भीडलाई विदा गरुन्जेल आफ्ना चेलाहरूलाई तुरन्तै डुङ्गामा चढेर उहाँभन्दा अघि पारिपट्टि जान लगाउनु भयो। उहाँले भीडलाई पठाइसक्नु भएपछि उहाँ आफै डाँडामा प्रार्थना गर्न जानुभयो। जब साँझ भयो उहाँ त्यहाँ एक्लै हुनुहुन्थ्यो। तर त्यस बेला डुङ्गा भने समुद्रको बीचमा थियो। बतास विपरीत दिशाबाट आएको कारण छालले त्यो अनियन्त्रित भयो। बिहान 3 बजीतिर येशु समुद्रमा हिँड्दै तिनीहरूका नजिक जानुभयो। जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनु भएको देखे तिनीहरू भयभीत भए र भने, यो त भूत हो, र तिनीहरू डरले चिच्याउन थाले। तर येशु झट्टै तिनीहरूसँग बोल्नुभयो, ढाडस गर, मै हुँ, नडराओ। पत्रुसले उहाँलाई जवाफ दिए, प्रभु तपाईँ नै हुनुहुन्छ भने मलाई पानीमा आउनलाई आदेश दिनुहोस्। यसले भन्नुभयो, आऊ। त्यसैले पत्रुस ढुङ्गाबाट बाहिर आए र येशु कहाँ जान पानीमा हिँडे। तर जब पत्रुसले बतासलाई देखे उनी डराए। जब उनी डुब्न थाले उनले चिच्याउँदै भने, प्रभु मलाई बचाउनुहोस्। येशुले तुरन्तै आफ्नो हात फैलाएर पत्रुसलाई समात्नुभयो र भन्नुभयो, ए अल्पविश्वासी, तिमीले किन शङ्का गर्यौ? त्यसपछि जब येशु र पत्रुस डुङ्गामा चढ्नुभयो तब बतास रोकियो। त्यसपछि डुङ्गामा रहेका चेलाहरूले येशुको दण्डवत गरे र भने, साँच्चै तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ। जब उहाँहरूले समुद्र पार गर्नुभयो उहाँहरू गनेसरेतको भूमिमा आइपुग्नुभयो। जब त्यस ठाउँका मानिसहरूले येशुलाई चिने तिनीहरूले वरपरका सबै क्षेत्रमा समाचार फैलाए र तिनीहरूले बिरामी भएकाहरू सबैलाई उहाँ कहाँ ल्याए। तिनीहरूले उहाँको वस्त्रको एक छेउ मात्र छुन पाऊ भनी उहाँलाई बिन्ती गरे र जतिले छोए तिनीहरू सबैजना निको भए। त्यसपछि केही फरिसीहरू र शास्त्रीहरू यरुसलेमबाट येशु कहाँ आए र भने, किन तपाईँका चेलाहरूले पुर्खाहरूको परम्परा उल्लङ्घन गर्दछन्? किनकि तिनीहरूले भोजन गर्दा आफ्ना हात धुँदैनन्। यसैले उनीहरूलाई भन्नुभयो, तिमीहरूले चाहिँ किन आफ्ना परम्पराहरूका निम्ति परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्दछौ? किनकि परमेश्वरले भन्नुभयो, आफ्नो बुवा वा आफ्नी आमाको आदर गर, र जसले आफ्नो बुवा वा आमाको बारेमा खराब कुरा बोल्दछ त्यो निश्चय नै मारिनेछ। तर तिमीहरू भन्छौ, जसले आफ्नो बुबा वा आमालाई जे जति सहयोग तपाईँले मबाट प्राप्त गर्नुपर्ने थियो त्यो अब परमेश्वरलाई चढाएको भेटियो भनेर भन्दछ भने, त्यस व्यक्तिले आफ्नो बुबाको आदर गर्नु पर्दैन। यसरी तिमीहरूले आफ्ना परम्पराहरूका खातिर परमेश्वरको वचनलाई रद्द तुल्याएका छौ। ए पाखण्डीहरू हो, यसैले तिमीहरूका विषयमा ठिकै अगमबाणी गरेर यसो भने, यी मानिसहरूले आफ्ना ओठले मलाई आदर गर्छन् तर तिनीहरूका हृदय मबाट टाढा छन्। तिनीहरू व्यर्थमा मेरो आराधना गर्दछन्, सिद्धान्तको रूपमा मानिसहरूका नियमहरू सिकाउँछन्। त्यसपछि उहाँले भीडलाई आफू कहाँ बोलाउनु भयो र भन्नुभयो, सुन र बुझ, मुखबाट भित्र पस्ने कुनै कुराले मानिसलाई अशुद्ध बनाउँदैन, बरु जुन कुरा मुखबाट बाहिर आउँछ त्यसले मानिसलाई अशुद्ध बनाउँदछ। त्यसपछि चेलाहरू आए र येशूलाई भने। जब फरिसीहरूले यो वाक्य सुने तब तिनीहरू चिडिएका थिए भन्ने कुरा के तपाईँलाई थाहा छ? येशूले उत्तर दिनुभयो, स्वर्गमा हुनुहुने मेरा पिताले नरोप्नु भएको हरेक बिरुवा उखेलिनेछ। तिनीहरूलाई एक्लै छोडिदेऊ, तिनीहरू अन्धा अगुवाहरू हुन्। यदि एउटा अन्धा मानिसले अर्को अन्धा मानिसलाई डोर्याउँछ भने दुवैजना खाल्टामा खस्नेछन्। पत्रुसले येशूलाई उत्तर दिए, यस दृष्टान्तको बारेमा हामीलाई व्याख्या गरिदिनुहोस्। येशूले भन्नुभयो, के तिमीहरू अझै अबुझ छौ? के तिमीहरूलाई थाहा छैन कि जुन कुरा मुखबाट भित्र पस्दछ त्यो पेटमा जान्छ र त्यो शौचालयमा बाहिर निस्कन्छ? तर जुन कुराहरू मुखबाट बाहिर आउँछन् ती हृदयबाट आउँछन्। यी कुराहरू ती हुन् जसले मानिसलाई अशुद्ध तुल्याउँदछन्। किनकि दुष्ट विचारहरू हत्या, व्यभिचार, यौन अनैतिकता, चोरी, झुटो गवाही र निन्दा हृदयबाट निस्कन्छन्। यी कुराहरूले मानिसलाई अशुद्ध तुल्याउँदछन्। तर हात नधोई भोजन गर्दा त्यसले मानिसलाई अशुद्ध बनाउँदैन। त्यसपछि येशु त्यहाँबाट जानुभयो र टुरोस र सिदोन सहरहरूका क्षेत्रहरूतर्फ लाग्नुभयो। हेर, एउटी कनानी स्त्री त्यस क्षेत्रबाट आइन्। तिनी चिच्याएर कराइन् र भनिन्, हे प्रभु दाउदका पुत्र, म माथि दया गर्नुहोस्, मेरी छोरी भूतात्माद्वारा धेरै नै सताइएकी छन्। तर येशु तिनीसँग एउटै पनि शब्द बोल्नु भएन। उहाँका चेलाहरू आए र उहाँलाई येशु भन्दै बिन्ती गरे, तिनलाई यहाँबाट पठाइदिनुहोस् किनकि तिनी हाम्रो पछि चिच्याइरहेकी छन्। तर येशुले जवाफ दिनुभयो, मलाई इसरायलको घरानाको हराएका भेडाहरू कहाँ बाहेक कसै कहाँ पनि पठाइएको होइन। तर तिनी आइन् र उहाँको अगाडि खोप्टो पर्दै भनिन्, प्रभु मलाई सहायता गर्नुहोस्। उहाँले जवाफ दिनुभयो, छोराछोरीहरूको रोटी लिएर कुकुरहरू कहाँ फालिदिनु उचित हुँदैन। तिनले भनिन्, हो प्रभु, तर ती कुकुरहरूले पनि आफ्नो मालिकको टेबलबाट खसेका रोटीका टुक्राहरू खाँदछन्। त्यसपछि येशूले जवाफ तिनलाई दिनुभयो, स्त्री तिम्रो विश्वास महान रहेछ, तिमीले इच्छा गरे अनुसार तिमीलाई होस्। त्यही घडी तिनकी छोरी निको भइन्। येशूले त्यो ठाउँ छोड्नुभयो र गालिल समुद्रको नजिक जानुभयो। त्यसपछि उहाँ डाँडामाथि जानुभयो र त्यही बस्नुभयो। ठूलो भीड उहाँ कहाँ आयो। उनीहरूले आफ्ना साथमा लङ्गडा, दृष्टिविहीन, गुङ्गा र लुला मानिसहरू र बिरामी भएका धेरैलाई ल्याए। तिनीहरूले येशूको चरणमा तिनीहरूलाई अर्पण गरे र उहाँले तिनीहरूलाई निको पार्नुभयो। गुङ्गा मानिसहरू बोलेका, लुलाहरू निको पारिएका, लङ्गडाहरू हिँडेका र दृष्टिविहीनहरूले देखेका, जब भीडले देख्यो तब तिनीहरू अचम्मित भए। तिनीहरूले इस्रायलको परमेश्वरको प्रशंसा गरे। येशूले आफ्ना चेलाहरूलाई उहाँ कहाँ बोलाउनुभयो र भन्नुभयो, म यो भीडलाई टिठ्याउँछु किनकि तिनीहरू तीन दिनदेखि मसँग बसेका छन् र तिनीहरूसँग खानको निम्ति केही पनि छैन। म तिनीहरूलाई भोकै यहाँबाट पठाउन चाहन्न, नत्र त तिनीहरू बाटोमा मूर्छा पर्नेछन्। चेलाहरूले उहाँलाई भने, यस्तो निर्जन ठाउँमा यत्रो भीडलाई सन्तुष्ट पार्न हामीले कहाँबाट प्राप्त रोटी पाउन सक्छौ? येशूले तिनीहरूलाई भन्नुभयो, तिमीहरूसँग कतिवटा रोटी छन्? तिनीहरूले भने, सातवटा र केही ससाना माछा छन्। त्यसपछि येशूले भीडलाई भुइँमा बस्नलाई आज्ञा गर्नुभयो। उहाँले ती सातवटा रोटी र माछा लिनुभयो र धन्यवाद दिनुभएपछि ती रोटी भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो, अनि चेलाहरूले ती भीडलाई दिए। मानिसहरू सबैले खाए र तृप्त भए र तिनीहरूले बाँकी रहेका टुक्रा टाक्री जम्मा गरेर सात डाला भरे। स्त्रीहरू र बाल बालिकाहरू बाहेक खानेहरू 4,000 पुरुषहरू थिए। त्यसपछि येशूले भीडलाई पठाउनुभयो र डुङ्गामा चढ्नुभयो र मगदानको क्षेत्रतर्फ जानुभयो। फरिसीहरू र सदुकीहरू आए र उनीहरूलाई स्वर्गबाट एउटा चिन्ह देखाउन माग गर्दै उहाँको परीक्षा गरे। तर उहाँले तिनीहरूलाई उत्तर दिनुभयो, जब साँझ हुन्छ तिमीहरू भन्छौ मौसम सफा हुनेछ किनकि आकाश रातो छ, र बिहान तिमीहरू भन्छौ आज मौसम नराम्रो हुनेछ किनकि आकाश रातो र बादलले ढाकिएको छ। आकाशको अवस्था हेरेर कसरी अर्थ लगाउने भनेर तिमीहरू जान्दछौ, तर तिमीहरूले समयका चिन्हहरूको अर्थ लगाउन सक्दैनौ। दुष्ट र व्यभिचारी पुस्ताले चिन्हको खोजी गर्छ, तर योनाको चिन्ह बाहेक अरू कुनै चिन्ह त्यसलाई दिइने छैन। त्यसपछि येशूले तिनीहरूलाई छोड्नुभयो र त्यहाँबाट टाढा जानुभयो। चेलाहरू पारीपट्टि आए तर तिनीहरूले साथमा रोटी ल्याउन बिर्से। येशूले तिनीहरूलाई भन्नुभयो, ध्यान देऊ र फरिसीहरू र सदुकीहरूको खमीरबाट सावधान रहो। चेलाहरूले एक आपसमा बहस गर्दै येशू भन्न थाले, हामीले रोटी नल्याएको कारण उहाँले येशू भन्दै हुनुहुन्छ। येशूले यो कुरा थाहा पाउनुभयो र भन्नुभयो, अल्पविश्वासीहरू आपसमा किन बहस गर्छौ र तिमीहरूले रोटी नल्याएका कारण मैले यस्तो भने भनेर भन्दछौ? 5,000 जनाको निम्ति 5 रोटी र तिमीहरूले कति डाला बटुलेको कुरा के अझै तिमीहरूले बुझेका छैनौ वा तिमीहरूलाई सम्झन छैन? अथवा 4,000 जनाको निम्ति 7 रोटी र तिमीहरूले कति डाला उठायो? मैले ती रोटीको विषयमा बोलिरहेको थिएन भन्ने कुरा तिमीहरू कसरी बुझ्दैनौ? ध्यान देऊ र फरिसीहरू र सदुकीहरूको खमीरबाट सावधान रहो। त्यसपछि उहाँले तिनीहरूलाई रोटीको खमीरबाट होइन तर फरिसीहरू र सदुकीहरूको शिक्षाबाट सावधान रहो भनेर भन्नुभएको रहेछ भनी तिनीहरूले बुझे। जब येशू कैसरिया फिलिप्पीको इलाकाहरूमा आइपुग्नुभयो, उहाँले आफ्ना चेलाहरूलाई येशू भन्दै सोध्नुभयो, मानिसहरूले मानिसको पुत्रलाई को भनी भन्छन्? उनीहरूले भने, कोही भन्छन् बप्तिस्मा दिने योहन्ना, कोहीले एलिया र अरूले एर्मिया वा अगमवक्ताहरू मध्ये एक हुन् भनेर भन्दछन्। उहाँले तिनीहरूलाई भन्नुभयो, तर म कहुँ भनेर तिमीहरू भन्छौ? सिमोन पत्रुसले उत्तर दिँदै भने, तपाईँ जीवित परमेश्वरका पुत्र ख्रिस्ट हुनुहुन्छ। यसैले उनलाई उत्तर दिनुभयो, योनाका छोरा सिमोन, तिमी धन्यका हौ किनकि शरीर र रगतले यो कुरा तिमीलाई प्रकट गरेको होइन तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो। म तिमीलाई यो पनि भन्दछु कि तिमी पत्रुस हौ र यस चट्टानमाथि म मेरो मण्डली निर्माण गर्नेछु, पातालका ढोकाहरू यसमाथि विजयी हुने छैन। म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु, तिमीले पृथ्वीमा जे कुरा बाँध्नेछौ त्यो स्वर्गमा बाँधिनेछ र जे कुरा तिमीले पृथ्वीमा फुकाउनेछौ त्यो स्वर्गमा फुकाइनेछ। त्यसपछि उहाँ नै ख्रिस्ट हुनुहुन्छ भन्ने कुरा कसैलाई नभन्नु भनी येशूले आफ्ना चेलाहरूलाई आज्ञा गर्नुभयो। त्यस समयदेखि येशूले आफ्ना चेलाहरूलाई उहाँ यरुसलेम जानुपर्छ, धर्मगुरूहरू र मुख्य पुजारीहरू र शास्त्रीहरूको हातबाट धेरै कष्ट भोग्नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भई उठ्नुहुन्छ भनी बताउन थाल्नुभयो। तब पत्रुसले उहाँलाई एकातिर लगे र यसो भन्दै उहाँलाई हप्काए, प्रभु यो तपाईँबाट टाढा रहोस्, यस्तो तपाईँलाई कहिले नहोस्। तर येशू फर्केर पत्रुसलाई भन्नुभयो, शैतान मबाट टाढा होइजा, तँ मेरो लागि बाधा होस्, किनकि तैँले परमेश्वरका कुराहरूमा होइन तर मानिसहरूका कुराहरूमा ध्यान लगाउँछस्। त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, यदि कसैले मलाई पछ्याउने इच्छा गर्छ भने उसले आफूलाई इन्कार गर्नुपर्छ, आफ्नो क्रुस उठाउनुपर्छ र मलाई पछ्याउनुपर्छ। किनकि जसले आफ्नो प्राण बचाउन खोज्छ उसले त्यो गुमाउनेछ, र जसले मेरो खातिर आफ्नो प्राण गुमाउँछ त्यसले त्यो प्राप्त गर्नेछ। किनकि मानिसले सारा संसार प्राप्त गरेर आफ्नो प्राण गुमायो भने उसलाई के लाभ हुन्छ र मानिसले आफ्नो प्राणको बदलामा के दिन सक्छ? किनकि मानिसको पुत्र आफ्ना पिताको महिमामा उहाँका स्वर्गदूतहरूसँग आउनेछन्। त्यसपछि उनले हरेक व्यक्तिलाई उसको काम अनुसारको प्रतिफल दिनेछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ खडा भएकाहरूमध्ये तिमीहरू कोही छौ जसले मानिसको पुत्रलाई उनको राज्यमा आउँदै गरेका नदेखुन्जेलसम्म मृत्यु चाख्ने छैनन्। छ दिनपछि येशूले पत्रुस, याकुब र उनका भाइ योहन्नालाई आफूसँग अलग्गै एउटा अग्लो पहाडमा लैजानुभयो। त्यहाँ तिनीहरूको अगाडि उहाँको रूप परिवर्तन भयो। उहाँको मुहार सूर्य झैं चम्किलो भयो र उहाँको वस्त्र प्रकाश झैं उज्यालो भयो। हेर, त्यहाँ मुसा र इलिया उहाँसँग बातचित गरिरहेका देखा परे। पत्रुसले यसलाई भने, प्रभु, हामीलाई यहीँ रहनु असल हुन्छ। तपाईँ चाहनुहुन्छ भने म यहाँ तीनवटा वासस्थान बनाउनेछु, एउटा तपाईँको निम्ति, एउटा मुसाको निम्ति र एउटा इलियाको निम्ति। जब उनी भुलिरहेका थिए तब हेर, चम्किलो बादलले उनीहरूलाई ढाक्यो र हेर, त्यहाँ बादलबाट यस्तो एउटा आवाज आयो, यिनी मेरा प्रिय पुत्र हुन् जससँग म अति प्रसन्न छु, यिनको कुरा सुन। जब चेलाहरूले यो सुने उनीहरू साह्रै भयभीत भएर भुइँमा घोप्टो परे। अनि येशू आउनुभयो र उनीहरूलाई छुनुभयो र भन्नुभयो, उठ र नडराओ। त्यसपछि उनीहरूले माथि हेरे तर येशूलाई बाहेक अरू कसैलाई देखेनन्। जब उहाँहरू पहाडबाट तल झर्दै हुनुहुन्थ्यो येशूले उनीहरूलाई यसो भन्दै आज्ञा दिनुभयो, मानिसको पुत्र मृतकहरूबाट जीवित भई नउठेसम्म यो दर्शनको विषयमा कसैलाई नबताउनु। उहाँका चेलाहरूले उहाँलाई येशू भनेर सोधे, त्यसो भए एलिया पहिले आउनुपर्छ भनेर शास्त्रीहरू किन भन्छन् त? येशूले जवाफ दिनुभयो, एलिया अवश्य आउनेछन् र सबै कुराको पुनस्थापना गर्नेछन्। तर म तिमीहरूलाई भन्दछु, एलिया पहिले नै आइसकेका छन् तर तिनीहरूले उनलाई चिनेनन्। त्यसको बदला तिनीहरूले उनीमाथि जे मन लाग्यो त्यही गरे। त्यसै गरी मानिसको पुत्रले पनि तिनीहरूका हातबाट दुःख भोग्नेछन्। अनि उहाँले बप्तिस्मा दिने योहन्नाको विषयमा तिनीहरूसँग बोलिरहनु भएको थियो भन्ने कुरा चेलाहरूले बुझे। जब उहाँहरू भीड भएको ठाउँमा आउनुभयो एकजना मानिस उहाँ कहाँ आई उहाँको सामु घुँडा टेकेर भन्यो, प्रभु, मेरो छोरामाथि कृपा गर्नुहोस्, किनकि उसलाई छारे रोग लागेको छ र उसले कठोर रूपमा दुःख भोगिरहन्छ, किनकि ऊ घरिघरि आगो वा पानीमा खस्दछ। मैले उसलाई तपाईँका चेलाहरू कहाँ ल्याए तर उनीहरूले उसलाई निको पार्न सकेनन्। येशूले जवाफ दिनुभयो, हे अविश्वासी र भ्रष्ट पुस्ता हो, कहिलेसम्म म तिमीहरूसँग बस्ने? कहिलेसम्म मैले तिमीहरूलाई सही रहने? उसलाई यता म कहाँ ल्याऊ? येशूले भूतात्मालाई हकार्नुभयो र भूतात्मा उसबाट निस्क्यो। त्यो केटा त्यही घडीबाट निको भयो। त्यसपछि चेलाहरू गुप्तमा येशू कहाँ आए र भने, हामीले किन त्यसलाई निकाल्न सकेनौँ? येशूले उनीहरूलाई भन्नुभयो, तिमीहरूको कमजोर विश्वासको कारण हो। साँच्चै म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूसँग रायोको बिउ जत्तिकै मात्र विश्वास छ भने पनि यो पहाडलाई तिमीहरूले यहाँबाट हटेर त्यहाँ जा भन्यौ भने पनि त्यो जानेछ र तिमीहरूका निम्ति कुनै पनि कुरा असम्भव हुने छैन। तर यस्तो किसिमको भूतात्मा चाहिँ प्रार्थना र उपवास बिना बाहिर निस्कँदैन। जब उहाँहरू गालिलमा बस्नुभयो येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, मानिसको पुत्र मानिसहरूका हातमा सुम्पिनेछन् र तिनीहरूले उनलाई मार्नेछन् र उनी तेस्रो दिनमा फेरि जीवित भई उठ्नेछन्। चेलाहरू औधी दुखित भए। जब उहाँहरू कर्फन्नहुममा आउनुभएको थियो मन्दिरको कर उठाउने मानिसहरू पत्रुस कहाँ आए र भने, के तिमीहरूका गुरुले मन्दिरको कर तिर्दैनन्? उनले भने, तिर्छन्। तर जब पत्रुस घरभित्र गए येशू पहिले उनीसँग बोल्नुभयो र भन्नुभयो, सिमोन, तिम्रो विचार के छ? पृथ्वीका राजाहरूले कोबाट कर वा महसुल पाउँछन्? तिनीहरूका प्रजाबाट कि परदेशीहरूबाट? जब पत्रुसले परदेशीहरूबाट भने येशूले उनलाई भन्नुभयो, त्यसो भए प्रजाहरू चाहिँ कर तिर्नबाट मुक्त हुन्छन्? हामीले कर उठाउनेहरूलाई बाधामा नपुर्याउँ भनेर तिमी समुद्रमा जाऊ, बल्छी हान र जुन माछा पहिले पर्छ त्यसलाई ल्याऊ। तिमीले त्यसको मुख खोलेपछि एक सेकलको सिक्का भेट्टाउनेछौ। त्यो लगेर मेरो र तिम्रो निम्ति कर उठाउनेहरूलाई देऊ। त्यही समयमा येशूका चेलाहरू उहाँ कहाँ आएर भने, स्वर्गको राज्यमा सबैभन्दा ठूलो को हो? येशूले आफ्नो नजिक एउटा सानो बालकलाई बोलाउनुभयो र उसलाई उनीहरूका बीचमा राख्नुभयो र भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले मन परिवर्तन गरेर यी बालकहरू जस्तो नभएसम्म तिमीहरू अरू कुनै रीतिले स्वर्गको राज्यभित्र प्रवेश गर्ने छैनौ। त्यसैले जसले यी सानो बालकले झैं आफूलाई नम्र तुल्याउँछ त्यो मानिस नै स्वर्गको राज्यमा सबैभन्दा महान हुन्छ। अनि जसले मेरो नाउँमा एउटा यस्तो सानो बालकलाई ग्रहण गर्छ उसले मलाई ग्रहण गर्छ। तर ममा विश्वास गर्ने यी सानाहरूमध्ये एउटैलाई पनि जसले पाप गर्न लगाउँछ त्यसको गलामा एउटा ठूलो जाँतोको ढुङ्गा झुन्ड्याएर त्यसलाई समुद्रको गहिराईमा डुबाइदिनु असल हुने थियो। पाप गर्न लाउने समयको कारण यस संसारलाई धिक्कार, किनकि यस्तो समय आउन आवश्यक छ। तर त्यस मानिसलाई धिक्कार जसद्वारा यस्तो समय आउँछ। यदि तिम्रो हात अथवा खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ। दुवै हात वा दुवै खुट्टा भएर अनन्तको आगोमा फालिनुभन्दा लोलो वा लङ्गडो भएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ। यदि तिम्रो आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकाल र तिमीबाट टाढा फ्याँकिदेऊ। दुवै आँखा भएर अनन्तको आँखामा फालिनुभन्दा एउटै आँखासँग जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ। होसियार रह, यी सानाहरूमध्ये कसैलाई पनि घृणा नगर, किनकि म तिमीहरूलाई भन्दछु स्वर्गमा तिनीहरूका दूतहरूले सधैँ मेरा पिताको मुहार हेर्दछन् जो स्वर्गमा हुनुहुन्छ, किनकि मानिसको पुत्र हराएकाहरूलाई बचाउन आएका हुन्। तिमीहरू के विचार गर्छौ? यदि कुनै मानिससँग 100 भेडा छन् अनि तीमध्ये एउटा हरायो भने के उसले ती 99 डाँडामा छोडेर त्यस हराएकोलाई खोज्न हिँड्दैन र? अनि साँच्चै म तिमीहरूलाई भन्दछु उसले त्यो हराएको भेडालाई भेट्टायो भने उसँग भएका ती 99 भेडाभन्दा त्यस एउटाको निम्ति उसले बढी रमाहाट गर्नेछ। त्यसरी नै यी सानाहरूमध्ये एउटै पनि नाश होस् भनी स्वर्गमा हुनुहुने तिमीहरूका पिताले इच्छा गर्नुहुन्न। यदि तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गर्छ भने जाऊ र एक्लै भेटेर उसलाई उसको गल्ती देखाइदेऊ। यदि उसले तिम्रो कुरा सुन्छ भने तिमीले आफ्नो भाइलाई प्राप्त गर्नेछौ। तर यदि उसले तिम्रो कुरा सुन्दैन भने अरू 1 वा 2 भाइलाई तिमीसँगै लैजाऊ, ताकि 2 वा 3 साक्षीको बोलीद्वारा हरेक शब्द सत्य ठहरियोस्। यदि उसले तिनीहरूको कुरा पनि सुन्न इन्कार गर्दछ भने यसबारे मण्डलीलाई बताऊ। यदि उसले मण्डलीलाई पनि सुन्न इन्कार गर्दछ भने ऊ तिम्रो निम्ति अन्य जाति वा कर उठाउने सर होस्। साँच्चै म तिमीहरूलाई भन्दछु जे कुराहरू तिमी संसारमा बाँध्छौ त्यो स्वर्गमा पनि बाँधिनेछ, अनि जे कुरा तिमी पृथ्वीमा फुकाउनेछौ त्यो स्वर्गमा फुकाइनेछ। अझ म तिमीहरूलाई भन्दछु कि यदि तिमीहरूमध्ये 2 पृथ्वीमा तिमीहरूले माग्ने कुनै पनि कुरामा सहमत भयो भने स्वर्गमा हुनुहुने मेरा पिताद्वारा तिमीहरूका निम्ति त्यो हुनेछ, किनकि जहाँ 2 वा 3 मेरो नाउँमा भेला हुन्छन् म तिमीहरूका माझमा हुनेछु। अनि पत्रुस आए र यसोलाई भने, प्रभु मेरो भाइले मेरो विरुद्धमा कति पटक पाप गर्यो भने मैले उसलाई क्षमा गरू, के 7 यसोले उनलाई भन्नुभयो, म तिमीलाई 7 भनेर भन्दिन तर 70 गुणा 7। यसै कारण स्वर्गको राज्यलाई एउटा यस्तो राजासँग तुलना गर्न सकिन्छ जसले आफ्ना नोकरहरूसित आफ्नो हिसाब लिन चाहे। जब तिनले हिसाब लिन थाले एउटा नोकर तिनको अगाडि ल्याइयो जसले तिनलाई 10,000 सुनका सिक्का तिर्नुपर्ने थियो। तर त्यस नोकरसित त्यो चुक्ता गर्ने केही उपाय नभएकोले त्यसका मालिकले त्यो सहित त्यसकी पत्नी त्यसका बालबच्चा र सब थोक बेचेर त्यो तिर्न आदेश दिए। त्यसैले त्यस नोकर घुँडा टेक्दै तिनको अघि घोप्टो पर्यो अनि भन्यो, मालिक मसँग धैर्य गर्नुहोस् अनि म हजुरलाई सब थोक तिर्नेछु। अनि त्यस नोकरका मालिक दयाले भरिएर त्यसलाई छोडिदिए र ऋणमुक्त गरिदिए। तर त्यस नोकर बाहिर गयो र त्यसले आफ्नो सहकर्मी एउटा नोकर भेट्टायो जसले त्यसलाई 100 तिर्नुपर्ने थियो। त्यसले उसलाई पक्रियो अनि घाँटीमा समातेर र भन्यो, तैँले मलाई जे तिर्नुपर्ने छ त्यो तिरिहाल। तर त्यसको सहकर्मी नोकरले भुइँमा लडेर त्यसलाई बिन्ती गर्यो, मसँग धैर्य गर्नुहोस् अनि म तपाईँलाई सबै ऋण तिरिदिनेछु। तर त्यो पहिलो नोकरले इन्कार गर्यो, बरु त्यो गएर ऋण चुक्ता नगरेसम्म उसलाई झ्यालखानामा हालिदियो। जब त्यसका अरू सहकर्मी नोकरहरूले जे भएको थियो त्यो देखे उनीहरू अत्यन्तै दुखित भए। उनीहरू गएर जे भएको थियो त्यो सबै उनीहरूका मालिकलाई सुनाइदिए। त्यसपछि त्यस नोकरका मालिकले त्यसलाई बोलाए र भने, त दुष्ट नोकर, तैँले मलाई बिन्ती गरेको हुनाले मैले तेरा सबै ऋण माफ गरिदिए। मैले त माथि दया गरे झैं के तैँले पनि आफ्नो सहकर्मी नोकरमाथि दया गर्नु पर्दैन थियो? त्यसका मालिक रिसाए र त्यसले सबै ऋण चुक्ता नगरेसम्म त्यसलाई यातना दिनेहरूका हातमा सुम्पिदिए। यदि तिमीहरू हरेकले आफ्नो हृदयबाट आफ्नो भाइलाई क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूसित यस्तै गर्नुहुनेछ। जब येशूले यी कुराहरू भनेर सिद्ध्याउनुभयो उहाँ गालिलीबाट निस्कनुभयो र यर्दन नदीको पारी यहुदियाको सिमानासम्म आउनुभयो। एउटा ठूलो भीडले उहाँलाई पछ्यायो र उहाँले त्यहाँ तिनीहरूलाई निको पार्नुभयो। फरिसीहरू उहाँ कहाँ आएर उहाँको जाँच गर्दै उहाँलाई भने, के मानिसले कुनै पनि कारणले उसकी पत्नीलाई त्याग्नु उसको निम्ति न्यायसङ्गत हुन्छ? यसले उत्तर दिनुभयो, के तिमीहरूले पढेका छैनौ कि तिनीहरूलाई बनाउनु हुनेले सुरुदेखि नै तिमीहरूलाई पुरुष र स्त्री गरी बनाउनु भयो, अनि जसले तिनीहरूलाई बनाउनु भयो उहाँले यस्तो पनि भन्नुभयो, यसै कारणले मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नै पत्नीसँग मिल्छ र ती दुवैजना एउटै शरीर हुन्छन्। यसै कारण तिनीहरू अब दुई होइनन् तर एउटै शरीर हुन्। त्यसै कारण जसलाई परमेश्वरले एकसाथ जोड्नु भएको छ मानिसले नछुट्याओस्। तिनीहरूले उहाँलाई भने, त्यसो भए मूसाले हामीलाई त्यागपत्र दिएर त्याग्ने आज्ञा किन दिए त? उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूको हृदयको कठोरताको कारणले मूसाले तिमीहरूलाई तिमीहरूका पत्नीहरू त्याग्न अनुमति दिए, तर सुरुदेखि त यस्तो थिएन। म तिमीहरूलाई भन्दछु, जसले कामुक अनैतिकताको कारणले बाहेक आफ्नी पत्नीलाई त्याग्छ र अर्कीसँग विवाह गर्छ त्यसले व्यभिचार गर्दछ, र जुन मानिसले त्यागिएकी स्त्रीसँग विवाह गर्दछ उसले पनि व्यभिचार गर्दछ। चेलाहरूले यीशुलाई भने, यदि पति पत्नी बीचको अवस्था यस्तो हुन्छ भने विवाह नगर्नु नै असल हो। तर यीशुले तिनीहरूलाई भन्नुभयो, सबै व्यक्तिले यस शिक्षालाई ग्रहण गर्न सक्दैनन्, तर तिनीहरूले मात्र सक्छन् जसलाई यो ग्रहण गर्नको निम्ति दिइएको छ। किनकि केही आफ्नै आमाको गर्भदेखि नै नपुंसक जन्मेका छन्, केही मानिसहरूद्वारा नपुंसक बनाइएका छन्, केही स्वर्गको राज्यको निम्ति आफैलाई नपुंसक बनाएका छन्। जसले यो शिक्षालाई ग्रहण गर्न सक्षम हुन्छ उसले ग्रहण गरोस्। बाल बालिकाहरूमाथि यीशुले आफ्नो हात राखेर प्रार्थना गरिदिउन् भनी मानिसहरूले तिनीहरूलाई उहाँ कहाँ ल्याए, तर चेलाहरूले तिनीहरूलाई हप्काए। तर यीशुले भन्नुभयो, साना बाल बालिकाहरूलाई म कहाँ आउन देऊ र तिनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य यस्तैहरूको हो। अनि उहाँले तिनीहरूमाथि आफ्नो हात राख्नुभयो र त्यसपछि त्यहाँबाट निस्कनुभयो। हेर, एकजना मानिस यीशु कहाँ आए र भने, गुरुज्यू, मैले अनन्त जीवन प्राप्त गर्न के असल काम गर्नुपर्छ? यीशुले उसलाई भन्नुभयो, असल के हो भनेर तिमी मलाई किन सोध्छौ? एकमात्र असल हुनुहुन्छ, तर यदि तिमी जीवनमा प्रवेश गर्न चाहन्छौ भने आज्ञाहरू पालन गर। त्यो मानिसले उहाँलाई भन्यो, कुन आज्ञाहरू? यीशुले भन्नुभयो, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, झुटो गवाही नदिनु, आफ्ना बुबा र आमालाई आदर गर्नु र आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु। त्यो जवान मानिसले उहाँलाई भन्यो, यी सबै कुराहरू त मैले पालन गरेकै छु, मैले अझै के गर्न आवश्यक छ? यसले उसलाई भन्नुभयो, यदि तिमी सिद्ध हुने इच्छा गर्छौ भने जाऊ र तिमीसँग जे जति छ त्यो बेच र गरिबहरूलाई देऊ, र तिमीले स्वर्गमा धन प्राप्त गर्नेछौ, त्यसपछि आएर मेरो पछि लाग। तर जब त्यस जवान मानिसले यसुले भन्नुभएको कुरा सुन्यो, ऊ साह्रै दुखित भएर गइहाल्यो, किनभने ऊ धेरै सम्पत्ति भएको मानिस थियो। यसुले आफ्ना चेलाहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न धेरै कठिन हुन्छ। म फेरि तिमीहरूलाई भन्दछु, धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त उठलाई सिएको नाथ्रीबाट छिर्न सजिलो हुन्छ। जब चेलाहरूले यो सुने तिनीहरू साह्रै छक्क परे, त्यसो भए को बचाइन सक्छ? यसले तिनीहरूलाई हेर्नुभयो र भन्नुभयो, मानिसहरूका निम्ति त यो असम्भव छ, तर परमेश्वरको निम्ति सबै कुरा सम्भव छ। त्यसपछि पत्रुसले उहाँलाई जवाफ दिए, हेर्नुहोस्, हामीले सबै थोक त्यागेका छौं र तपाईँलाई पछ्याएका छौं, तब हामीले के पाउनेछौं? यसले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरू जसले मलाई पछ्याएका छौ, नयाँ युगमा जब मानिसको पुत्र इसरायलका बाह्र कुलको न्याय गर्दै आफ्नो महिमाको सिंहासनमा बस्नेछन्, तिमीहरू पनि बाह्रवटा सिंहासनमा बस्नेछौ। प्रत्येक जसले मेरो नामको खातिर घरहरू, दाजुभाइहरू, दिदीबहिनीहरू, बुवा आमा, छोराछोरीहरू वा जग्गा जमिन त्यागेको छ, उसले 100 गुणा प्राप्त गर्नेछ र अनन्त जीवनको अधिकार पाउनेछ। तर धेरैजना जो अहिले पहिला छन् तिनीहरू पछिल्ला हुनेछन्, र धेरैजना जो पछिल्ला छन् तिनीहरू पहिला हुनेछन्। यहुदियाको बेथलेहेममा राजा हेरोदको समयमा यीशुको जन्म भएपछि पूर्वबाट ज्योतिषीहरू यरुसलेममा आएर यसो भन्न लागे, यहुदीहरूका राजा भई जन्मनुभएका उहाँ कहाँ हुनुहुन्छ? हामीले उहाँको तारा पूर्वमा देख्यौं र उहाँलाई दण्डवत गर्न आएका छौं। जब हेरोद राजाले यो सुने, उनी र उनीसँगै सारा यरुसलेम बेचैन भए। हेरोदले सबै मुख्य पुजारीहरू र मानिसहरूका शास्त्रीहरूलाई भेला गराए र उनले तिनीहरूलाई सोधे, जन्मने भनिएका ख्रिष्ट कहाँ छन्? तिनीहरूले उनलाई भने, यहुदियाको बेथलेहेममा, किनकि अगमवक्ताद्वारा यस्तै लेखिएको थियो, यहुदाको देशमा, ए बेथलेहेम, यहुदाका शासकहरू भन्दा त कुनै कम छैनस्, किनकि तँबाट एकजना शासक आउनुहुनेछ जसले मेरा मानिस इसरायलको हेरचाह गर्नुहुनेछ। त्यसपछि ठिक कुन समयमा तारा देखा परेको थियो भनी सोध्न हेरोदले गुप्त रूपमा ती ज्योतिषीहरूलाई बोलाए। उनले तिनीहरूलाई यसो भन्दै बेथलेहेम पठाए, जाओ र राम्रोसँग त्यस बालकलाई खोज, जब उनलाई भेट्टाउनेछौ मलाई खबर गर, ताकि म पनि गएर उनलाई दण्डवत गर्न सकु। राजाले भनेका कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे, अनि तिनीहरूले पूर्वमा देखेका तारा तिनीहरूका अघि अघि गयो र सानो बालक भएको ठाउँमा आइपुग्दा त्यो तारा त्यही ठाउँमाथि रोकियो। जब तिनीहरूले त्यो तारा देखे, तिनीहरू हर्षले अति आनन्दित भए। तिनीहरू घरभित्र पसे र सानो बालकलाई उहाँकी आमा मरियमको साथमा देखे। तिनीहरूले घुप्टो परेर उहाँको आराधना गरे। तिनीहरूले आफ्ना कन्तुरहरू खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मुर्राका उपहारहरू चढाए। परमेश्वरले तिनीहरूलाई हेरोद कहाँ फर्किन जानु भनी सपनामा चेतावनी दिनुभयो। त्यसैले तिनीहरू अर्कै बाटो भएर आआफ्नै देशमा गए। तिनीहरू गइसकेपछि परमप्रभुका एउटा स्वर्गदूत योसेफ कहाँ सपनामा देखा परे र भने, उठ सानो बालक र उहाँकी आमालाई लिएर मिश्र देशमा भागेर जाऊ। मैले नभनेसम्म त्यही बस, किनकि हेरोदले सानो बालकलाई मार्न उहाँलाई खोज्नेछ। त्यो रात योसेफ उठे र सानो बालक र उहाँकी आमालाई लिए अनि मिश्र देशतर्फ प्रस्थान गरे। हेरोदको मृत्यु नभएसम्म उनी त्यही बसे। अगमवक्ताद्वारा परमप्रभुले भन्नुभएको कुरा यसरी पूरा भयो, मैले आफ्ना पुत्रलाई मिश्र देशबाट बोलाएको छु। त्यसपछि जब हेरोदले आफू ती ज्योतिषीहरूबाट छलिएको कुरा थाहा पाए, उनी औधि रिसाए। ती ज्योतिषीहरूबाट उनले निर्धारण गरेका समय अनुसार बेतलेहम र त्यस क्षेत्रभित्रका 2 वर्ष पुगेका र त्योभन्दा मुनिका सबै पुरुष बालकहरूलाई मानिसहरू पठाएर मार्न लगाए। यसरी यर्मिया अगमवक्ताद्वारा जे भनिएको थियो त्यो पूरा भयो। रामामा एउटा आवाज सुनियो, रोदन र ठूलो विलाप। बालकहरूका निम्ति राहेलको रोदन र सान्त्वना तिनले इन्कार गरिन्, किनकि तिनका बालकहरू अब रहेनन्। जब हेरोद मरे, हेर परमप्रभुका एकजना स्वर्गदूत मिश्रमा युसुफ कहाँ सपनामा देखा परे अनि उनलाई भने, उठ अनि बालक र उहाँकी आमालाई लिएर इसरायल देशमा जाऊ, किनकि बालकको प्राण लिन खोज्नेहरू मरिसकेका छन्। युसुफ उठे अनि बालक र उहाँकी आमालाई लिएर इसरायल देशमा आए। तर जब यहुदियामा आफ्ना बुबा हेरोदको ठाउँमा अर्किलाउसले शासन गरिरहेका उनले सुने, उनी त्यहाँ जान डराए। परमेश्वरले सपनामा चेतावनी दिनुभएपछि उनी गालिलको क्षेत्रतिर लागे र नासरत भनिने शहरमा गएर बसे। उहाँलाई नासरी भनिनेछ भनेर अगम वक्ताहरूद्वारा बोलिएको वचन यसरी पूरा भयो। स्वर्गको राज्य एकजना जमिन मालिक जस्तै हो, जो दागबारीको लागि खेतालाहरूलाई जलाधारीमा लगाउन एका बिहानै बाहिर गए। कामदारहरूसँग दिनको 1 दिनारमा काम गराउन उनी सहमत भएपछि उनले तिनीहरूलाई दागबारीमा पठाए। उनी 9 बजे बाहिर गए र बजारमा अरू कामदारहरूलाई केही काम नगरी उभिरहेको देखे। उनले तिनीहरूलाई भने, तिमीहरू पनि दाखबारीमा जाओ र जे उचित छ त्यो म तिमीहरूलाई दिनेछु। यसै कारण तिनीहरू काम गर्न गए। फेरि उनी 12 बजे र 3 बजे बाहिर गए र त्यसै गरे। एकपटक फेरि उनी 5 बजे बाहिर गए र अरूहरूलाई केही काम नगरी उभिरहेको भेट्टाए। उनले तिनीहरूलाई भने, तिमीहरू दिनभरि नै यहाँ किन व्यर्थमा केही काम नगरी बसिरहेका छौ? तिनीहरूले उनलाई भने, किनकि कसैले पनि हामीलाई काममा लगाएको छैन। उनले तिनीहरूलाई भने, तिमीहरू पनि दाखबारीमा जाओ। जब साँझ पर्यो, ती दाखबारीका मालिकले उनका व्यवस्थापकलाई भने, ती कामदारहरूलाई बोलाऊ र अन्तिममा आएकोबाट सुरु गर्दै तिनीहरूलाई तिनीहरूका ज्याला तिरिदेऊ। जब 5 बजे काममा लगाइएका कामदारहरू आए, तिनीहरू सबैले 1 दिनार पाए। जब सुरुका कामदारहरू आए, तिनीहरूले धेरै पाउनेछन् भनी विचार गरेका थिए, तर तिनीहरू हरेकले पनि 1 दिनार नै प्राप्त गरे। जब तिनीहरूले आफ्ना ज्याला प्राप्त गरे, तिनीहरूले त्यस जमिन मालिकको विरुद्धमा गनगन गरे। तिनीहरूले भने, यी सबैभन्दा पछि आएका कामदारहरूले 1 घण्टा मात्र काममा बिताएका थिए, तर तपाईँले उनीहरूलाई हामी दिनभरिको बोझ र पोल्ने घाम सहनेहरू समान बनाउनु भएको छ। तर ती मालिकले जवाफ दिए र तिनीहरूमध्ये एकजनालाई भने, मित्र, मैले तिमीलाई कुनै खराबी गरेको छैन। के तिमी मसँग 1 दिनारमा मन्जुर भएका थिएनौ? र जे तिम्रो हो त्यो लेऊ र आफ्नो बाटो लाग। मैले तिमीलाई दिए जत्तिकै म यी अन्त्यमा काममा लगाइएका कामदारहरूलाई पनि दिने इच्छा गर्दछु। के मैले मेरो आफ्नो सम्पत्तिलाई मैले चाहना गरे जस्तो गर्नु न्यायसङ्गत होइन र? वा म असल भएको कारणले तिम्रो आँखा जल्ने भएको हो? यसैले पछिल्ला हुनेहरू पहिला हुनेछन् र पहिला हुनेहरू पछिल्ला हुनेछन्। यसु यरुसलेमतिर जाँदै गर्नुहुँदा 12 जना चेलालाई अलग्गै लानुभयो र बाटोमा उहाँले तिनीहरूलाई भन्नुभयो, हेर हामीहरू यरुसलेमतर्फ जाँदैछौँ र मानिसको पुत्र मुख्य पुजारीहरू र शास्त्रीहरूका हातमा सुम्पिइनेछन्। तिनीहरूले उनलाई मृत्युदण्डको दोष लगाउनेछन्
र उनको ठट्टा गर्न, कुरा लगाउन र क्रुसमा टाँग्नको लागि तिनीहरूले उनलाई अन्य जातिहरूका हातमा सुम्पनेछन्। तर उनी तेस्रो दिनमा मृत्युबाट जीवित भई उठ्नेछन्। त्यसपछि जब्दियाका छोराहरूकी आमा आफ्ना 2 छोराका साथमा यीशु कहाँ आइन्। तिनी उहाँको अगाडि घोप्टो परिन् र उहाँबाट केही कुरा पाउनलाई उहाँसँग विन्ती गरिन्।
यसले तिनलाई भन्नुभयो, तिमीले के कुराको चाहना गर्छौ? तिनले उहाँलाई भनिन्, तपाईँको राज्यमा यी मेरा 2 जना छोरामध्ये एउटा तपाईँको दायाँ हातपट्टि र अर्को बायाँ हातपट्टि बस्न पाउन् भनेर आज्ञा गर्नुहोस्। तर यीशुले जवाफ दिनुभयो, तिमीहरूले के मागिरहेका छौ? सो तिमीहरूलाई थाहा छैन कि मैले पिउन लागेको कचौराबाट पिउन तिमीहरू सक्षम छौ र तिनीहरूले उहाँलाई भने हामीहरू सक्षम छौ। उहाँले तिनीहरूलाई भन्नुभयो तिमीहरूले मेरो कचौराबाट त पिउने छौ तर मेरो दाहिने हातपट्टि र मेरो देब्रे हातपट्टि बस्न मैले दिने होइन तर यो तिनीहरूका निम्ति हो जसका निम्ति मेरा पिताले तयार पारिसक्नु भएको छ। जब अरू 10 जना चेलाले यो कुरा सुने तिनीहरू ती 2 जना दाजुभाइसँग अति नै रुष्ट भए। तर येशूले तिनीहरूलाई आफू कहाँ बोलाउनुभयो र भन्नुभयो तिमीहरू जान्दछौ कि अन्य जातिहरूका शासकहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँछन् र तिनीहरूका महत्वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्दछन्। तर तिमीहरूका बीचमा यस्तो हुनु हुँदैन। बरु जो तिमीहरूका बीचमा महान हुने चाहना गर्दछ ऊ तिमीहरूको सेवक हुनुपर्दछ र जो तिमीहरूका बीचमा पहिलो हुने इच्छा गर्दछ ऊ तिमीहरूको दास हुनुपर्दछ। जसरी मानिसको पुत्र सेवा पाउन होइन तर सेवा गर्न र धेरैका छुटकाराको मोलको रूपमा आफ्नो प्राण दिन आएका हुन्। उहाँहरू एरियोबाट निस्कँदै गर्नुहुँदा एउटा ठूलो भीड उहाँको पछि लाग्यो। 2 जना दृष्टिविहीन बाटोको छेउमा बसिरहेका थिए। येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्छ भन्ने कुरा जब तिनीहरूले सुने तिनीहरू चिच्याए हे प्रभु दाऊदका पुत्र हामीमाथि दया गर्नुहोस्। भीडले चुप रहन भन्दै तिनीहरूलाई हप्कायो तर तिनीहरू येशू भन्दै झन् ठूलो स्वरले चिच्याए हे प्रभु दाऊदका पुत्र हामीमाथि दया गर्नुहोस्। तब येशू टक्क उभिनु भयो र तिनीहरूलाई बोलाएर भन्नुभयो मैले तिमीहरूका निम्ति के गरिदिएको तिमीहरू चाहन्छौ। तिनीहरूले उहाँलाई भने प्रभु हाम्रा आँखा खोलिउन्। तब येशू दयाले भरिनु भएर तिनीहरूका आँखा छुनुभयो। तिनीहरूले त्यतिखेरै आफ्ना दृष्टि प्राप्त गरे र उहाँलाई पछ्याए। जब येशू र उहाँका चेलाहरू यरुसलेम नजिकै जैतुन डाँडाको बेतफागे भनिने ठाउँमा आइपुग्नुभयो तब येशूले 2 जना चेलालाई येशू भनेर पठाउनु भयो तिमीहरू सामुन्नेको गाउँमा जाओ। त्यहाँ पुग्ने बित्तिकै तिमीहरूले एउटा गधा त्यसको बछेडासँग बाँधेर राखिएको भेट्टाउनेछौ। तिनीहरूलाई फुकाएर म कहाँ ल्याऊ। यदि यसको विषयमा तिमीहरूलाई कसैले केही भन्यो भने तिमीहरूले यसो भन प्रभुलाई यिनीहरूको आवश्यक परेको छ र त्यस मानिसले तुरुन्तै तिनीहरूलाई तिमीहरूसँग पठाइदिनेछन्। अगमवक्ताद्वारा भनिएको कुरा पूरा हुनलाई यस्तो हुन आयो। उनले भनेका छन् सिवन की छोरीलाई भन हेर तिम्रा राजा तिमी कहाँ आउँदै हुनुहुन्छ। विनम्र भई गधामाथि सवार भएर गधाको बच्चा अर्थात् एउटा बछेडामाथि चढेर तब चेलाहरू गए र येशूले जस्तो निर्देशन दिनुभएको थियो त्यस्तै गरे। तिनीहरूले गधा र बछेडालाई ल्याए र तिनमाथि आफ्ना लुगाहरू बिछ्याइदिए र येशू तीमाथि बस्नुभयो। भिनमा भएकाहरू धेरैले आफ्ना लुगाहरू बाटोमा बिछ्याइदिए र अरूहरूले रुखका आँगाहरू काटेर ती बाटोमा बिछ्याइदिए। येशूको अघि अघि गएका र उहाँलाई पछ्याएका सबै भिडले येशू भन्दै ठूलो स्वरमा कराए दाऊदका पुत्रलाई होसन्न परमप्रभुको नाउँमा आउनुहुने धन्यका हुन् सर्वोच्चमा होसन्न। जब येशू यरुसलेम भित्र आउनुभएको थियो सारा शहरमा हलचल भयो र तिनीहरूले भने यिनी को हुन्। भीडले जवाफ दियो उहाँ येशू हुनुहुन्छ गालिलको नासरतबाट आउनुभएका अगमवक्ता। त्यसपछि येशू मन्दिरभित्र प्रवेश गर्नुभयो अनि उहाँले मन्दिरभित्र खरिद गर्ने र बेच्ने सबैलाई बाहिर निकालिदिनुभयो। उहाँले पैसा साट्नेहरूका टेबुलहरू र परेवा बेच्नेहरूका आसनहरू पल्टाइदिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो यस्तो लेखिएको छ मेरो घर प्रार्थनाको घर कहलाइनेछ तर तिमीहरूले यसलाई डाँकोहरूको ओढार बनाउँछौ। तब दृष्टिविहीनहरू र लङ्गडाहरू मन्दिरभित्र उहाँ कहाँ आए र उहाँले तिनीहरूलाई निको पार्नुभयो। तर जब मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँले गर्नुभएका अचम्मका कुराहरू देखे र जब तिनीहरूले मन्दिरमा केटाकेटीहरूले दाऊदका पुत्रलाई होसन्न भनेर चिच्चाइरहेको सुने तिनीहरू रिसले चुर भए। तिनीहरूले उहाँलाई भने के यी मानिसहरूले जे भनिरहेका छन् तिमी सुन्दैछौ। येशूले तिनीहरूलाई भन्नुभयो हो तर के तिमीहरूले कहिले पढेका छैनौ दुधे बालक र शिशुहरूको मुखबाट तपाईँको प्रशंसा गर्न तपाईँले तयार गर्नुभएको छ। त्यसपछि येशू तिनीहरूबाट बिदा हुनुभयो र सहरबाट निस्केर बेथानिया गई त्यही रात बिताउनुभयो। बिहान जब उहाँ सहरमा फर्काउनुभयो उहाँ बकाउनु भएको थियो। उहाँले बाटोको छेउमा एउटा अन्जिरको बोट देख्नुभयो। उहाँ त्यसको नजिक जानुभयो र त्यसमा पात बाहेक अरू केही भेट्टाउनु भएन। उहाँले त्यसलाई भन्नुभयो तँबाट अब कहिल्यै पनि फेरि कुनै फल नआओस् र त्यो अन्जिरको बोट तुरुन्तै सुकिहाल्यो। जब चेलाहरूले यो देखे तिनीहरू अचम्मित भएर भने यति चाँडै यो बोट कसरी सुकेर गयो। येशूले तिनीहरूलाई जवाफ दिनुभयो साँच्चै म तिमीहरूलाई भन्दछु यदि तिमीहरूमा विश्वास छ र शङ्का गरेनौ भने यस अन्जिरको बोटलाई जे गरिएको थियो त्यो मात्र होइन तर तिमीहरूले यस पहाडलाई यहाँबाट उखेलिएर समुद्रमा जा भन्यो भने पनि त्यसै हुनेछ। तिमीहरूले विश्वास गरेर जेसुकै कुरा प्रार्थनामा माग्छौ त्यो तिमीहरूले पाउनेछौ। जब येशू मन्दिरमा आउनुभएको थियो उहाँले सिकाउँदै गर्नुहुँदा मुख्य पुजारीहरू र मानिसहरूका धर्मगुरूहरू उहाँ कहाँ आएर भने, तिमीले कुन अधिकारले यी कुराहरू गर्दछौ र तिमीलाई यो अधिकार कसले दियो? यसोले तिनीहरूलाई जवाफ दिनुभयो, म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु, यदि तिमीहरूले मलाई त्यो बतायो भने मैले कुन अधिकारले यी कुराहरू गर्छु भन्ने कुरा म तिमीहरूलाई बताउनेछु। योहन्नाको बप्तिस्मा कहाँबाट आएको हो? स्वर्गबाट आएको हो वा मानिसबाट? तिनीहरूले एक आपसमा यसो भन्दै छलफल गरे, यदि हामीले स्वर्गबाट भन्यौं भने उसले हामीलाई त्यसो भए तिमीहरूले उनलाई किन विश्वास गरेनौ भनेर भन्नेछ, तर यदि हामीले मानिसबाट भन्यौं भने हामी भेटसँग डराउँदछौ किनकि तिनीहरू सबैले योहन्नालाई अगमवक्ता हुन् भनी मान्थे। त्यसैले तिनीहरूले यीशुलाई जवाफ दिए, हामीलाई थाहा छैन। उहाँले पनि तिनीहरूलाई भन्नुभयो, म पनि कुन अधिकारले यी कुराहरू गर्दछु भनेर तिमीहरूलाई भन्दिन, तर तिमीहरू के विचार गर्दछौ? एकजना मानिसका दुईजना छोरा थिए। उनी पहिलो कहाँ गएर भने, छोरा आज दाखबारीमा गएर काम गर। त्यो छोराले जवाफ दियो, म जान्न। तर केही समयपछि उसले आफ्नो मन बदल्यो र गयो। ती मानिस आफ्नो दोस्रो छोरा कहाँ गए र त्यही कुरा भने। यो छोराले जवाफ दियो र भन्यो, हजुर म जानेछु। तर त्यो गएन। यी दुईजना मध्ये कुन चाहिँ छोराले आफ्नो बुबाको इच्छा पूरा गर्यो? तिनीहरूले भने, पहिलो चाहिँले। यसोले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरू भन्दा पहिले कर उठाउनेहरू र बेस्याहरू परमेश्वरको राज्यमा प्रवेश गर्नेछन्। किनकि योहन्ना तिमीहरू कहाँ धार्मिकताको बाटोमा आए तर तिमीहरूले उनलाई विश्वास गरेनौ, जबकि कर उठाउनेहरू र बेस्याहरूले उनलाई विश्वास गरे। तिमीहरूले यो भइरहेको देखेर पनि उनीमाथि विश्वास गर्नलाई पछि पश्चाताप गरेनौ। अर्को दृष्टान्त सुन। एकजना जमिन मालिक थिए। उनले एउटा दाखबारी लगाए र त्यसको वरिपरि बार लगाए। दाख पेल्ने कोलको निम्ति खाल्डो खने, रेखदेखको निम्ति एउटा कुर्नी मचान बनाए र मोहीहरूलाई दाखबारी कमाउन दिए। त्यसपछि उनी अर्कै देशमा गए। जब दाखको फसलको समय आयो, उनले दाख ल्याउनको लागि मोहीहरू कहाँ आफ्ना नोकरहरू पठाए। तर दाखबारीका खेतालाहरूले उनका नोकरहरूलाई समाते, एउटालाई पिटे, अर्कोलाई मारे र अर्कोलाई चाहिँ ढुङ्गाले हिर्काए। फेरि मालिकले पहिले भन्दा अझ धेरै नोकरहरू पठाए, तर ती मोहीहरूले तिनीहरूलाई पनि त्यस्तै व्यवहार गरे। अन्तमा उनले यसो भन्दै आफ्नै छोरालाई तिनीहरू कहाँ पठाए, तिनीहरूले मेरो छोरालाई आदर गर्नेछन्। तर जब दाखबारीमा काम गर्नेहरूले मालिकका छोरालाई देखे, तिनीहरूले एक आपसमा भने, यो त उत्तराधिकारी हो, आओ यसलाई मारौं र यसको सम्पत्तिको हक हात पारौं। यसैले तिनीहरूले उसलाई पक्रेर दाखबारीबाट बाहिर फ्याँकिदिए र मारे। त्यसैले जब त्यस दाखबारीका मालिक आउँछन्, तिनले ती दाखबारीमा काम गर्नेहरूलाई के गर्लान्? तिनीहरूले उहाँलाई भने, उनले ती दुष्ट मानिसहरूलाई सबैभन्दा भयानक तरिकाले नाश गर्नेछन् र त्यो दाखबारी ती मानिसहरूलाई कमाउन दिनेछन् जसले फल पाकिसकेपछि त्यसको निम्ति उनलाई मोल तिर्दछन्। यसोले तिनीहरूलाई भन्नुभयो कि तिमीहरूले कहिले धर्मशास्त्रमा पढेका छैनौ, जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यही नै कुनाको शिर ढुङ्गो बन्यो, त्यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्टिमा यो आश्चर्यपूर्ण छ। यसकारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ जसले त्यो राज्यको फल फलाउनेछ। जो यस ढुङ्गामा खस्दछ त्यो टुक्रा टुक्रा पारिनेछ, तर जसमाथि यो ढुङ्गा खस्दछ त्यो धुलो पिठो हुनेछ। जब मुख्य पुजारीहरू र फरिसीहरूले उहाँका दृष्टान्तहरू सुने, तिनीहरूकै विषयमा उहाँले बोलिरहनु भएको थियो भन्ने तिनीहरूले बुझे। तिनीहरूले उहाँलाई पक्रन खोजे, तर तिनीहरू भीडसँग डराउँथे किनभने मानिसहरूले उहाँलाई अगमवक्ता मान्दथे। तिनीहरूसँग यसो भन्दै यीशु दृष्टान्तमा बोल्नुभयो, स्वर्गको राज्य एउटा यस्तो राजा जस्तो हो जसले आफ्नो छोराको निम्ति विवाह भोजको तयारी गरे। उनले भोजमा आउनको निम्ति निम्ताइएकाहरूलाई बोलाउन आफ्ना नोकरहरू पठाए, तर तिनीहरू आउन मानेनन्। फेरि राजाले यसो भन्दै आफ्ना अरू नोकरहरू पठाए, ती निम्ताइएकाहरूलाई यसो भन्नु, मैले मेरो भोज तयार पारेको छु, मेरा गोरुहरू र मोटा पशुहरू मारिएका छन् र सबै कुरा तयार छन्, विवाहको भोजमा आओ। तर तिनीहरूले केही वास्ता नै गरेनन् र एउटा आफ्नो खेतबारी र अर्को आफ्नो व्यवसायतिर लाग्यो। अरूहरूले चाहिँ राजाका नोकरहरूलाई पक्रेर तिनीहरूसँग लाजमर्दो व्यवहार गरे र तिनीहरूलाई मारे। तर राजा रिसाए, उनले आफ्ना सेनाहरू पठाएर ती हत्याराहरूलाई मारे र तिनीहरूको सहर जलाइदिए। त्यसपछि उनले आफ्ना नोकरहरूलाई भने, विवाहको निम्ति सबै तयार छन् तर जसलाई निम्त्याइएको थियो तिनीहरू योग्यका थिएनन्। त्यसैले तिमीहरू सड़कहरूमा जाओ र तिमीहरूले भेट्टाउन जति सबै मानिसलाई विवाह भोजमा सहभागी हुन बोलाओ।
ती नोकरहरू सड़कहरूमा गए र तिनीहरूले भेट्टाए जति असल र खराब दुवै थरीका मानिसलाई एकसाथ भेला गरे। यसरी विवाहको घर पाहुनाहरूले भरियो। तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, त्यहाँ एकजना मानिस विवाहको पोसाक नलगाइकन भोजमा आएको उनले देखे। राजाले उसलाई भने, मित्र, विवाहको पोसाक नलगाइकन तिमी यहाँभित्र कसरी आयौ? अनि त्यस व्यक्तिले केही बोल्न सकेन। त्यसपछि राजाले आफ्ना नोकरहरूलाई भने, यस मानिसका हात र खुट्टा बाँध र यसलाई बाहिरी अन्धकारमा फालिदेऊ, जहाँ रुहावासी र धारा किटाई हुनेछ, किनकि बोलाइएकाहरू धेरै छन् तर चुनिएकाहरू थोरै छन्। त्यसपछि फरिसीहरू त्यहाँबाट गए र यसुले भन्नुभएको कुरामा उहाँलाई नै कसरी जालमा पार्ने भन्ने बारेमा योजना बनाए। त्यसपछि तिनीहरूले आफ्ना चेलाहरू र हेरोदीहरूलाई उहाँ कहाँ पठाए। तिनीहरूले यसुलाई भने, गुरुज्यू, हामीलाई थाहा छ कि तपाईँ सत्य हुनुहुन्छ र तपाईँले परमेश्वरको मार्गलाई सत्यतामा सिकाउनुहुन्छ। तपाईँ कसले के सोध्छ भन्ने कुरालाई वास्ता गर्नुहुन्न र मानिसहरूका बीचमा तपाईँले पक्षपात गर्नुहुन्न। त्यसैले हामीलाई भन्नुहोस् कि तपाईँ के भन्नुहुन्छ, कैसरलाई कर तिर्नु उचित छ कि छैन? तर येशूले तिनीहरूको दुष्टता थाहा पाउनुभयो र भन्नुभयो, पाखण्डीहरू हो, तिमीहरू मलाई किन जाँच्दछौ? कर तिर्ने सिक्का मलाई देखाओ। त्यसपछि तिनीहरूले उहाँ कहाँ एउटा दिनारको सिक्का ल्याए। येशूले तिनीहरूलाई भन्नुभयो, यो कसको स्वरूप र छाप हो? तिनीहरूले उहाँलाई भने, कैसरको। त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, त्यसो भए जे कैसरका हुन् कैसरलाई देऊ र जे परमेश्वरका हुन् परमेश्वरलाई देऊ। जब तिनीहरूले यो सुने, तिनीहरू छक्क परे। त्यसपछि तिनीहरू उहाँबाट अलग्गिएर त्यहाँबाट गए। त्यही दिनमा मृतकबाट पुनरुत्थान हुँदैन भन्ने केही सदुकीहरू उहाँ कहाँ आए। तिनीहरूले उहाँलाई सोधे, गुरुज्यू, मुसाले भनेका छन् कि कुनै मानिस सन्तान नै नभई मर्यो भने उसको भाइले त्यसकी पत्नीलाई विवाह गरेर आफ्नो दाजुको लागि सन्तान खडा गर्नुपर्छ। अब हाम्रो बीचमा सातजना दाजुभाइ थिए, पहिलोले विवाह गर्यो र सन्तान नभई मर्यो। उसको सन्तान नभएकोले उसले आफ्नी पत्नी आफ्नो भाइलाई छोडेर गयो। त्यसपछि दोस्रो भाइले त्यस्तै गर्यो, ऊ पनि सन्तान बिनै मर्यो। त्यसपछि तेस्रो पनि र सातौं भाइसम्म यस्तै हुँदै गयो। तिनीहरू सबै सन्तान बिनै मरे। अन्तमा त्यो स्त्री पनि मरी। त्यसैले मृतकहरूको पुनरुत्थान हुँदा ती सात दाजुभाइ मध्ये त्यो स्त्री कसकी पत्नी हुन्छे, किनकि तिनीहरू सबैले त्यसलाई विवाह गरेका थिए। तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो, तिमीहरू भूलमा परेका छौ, किनभने तिमीहरूले धर्मशास्त्र र परमेश्वरको शक्ति जानेका छैनौ। किनकि मृतकहरूको पुनरुत्थान हुँदा तिनीहरू न त विवाह गर्दछन् न विवाहको निम्ति नै दिइन्छन्, बरु तिनीहरू स्वर्गमा हुने स्वर्गदूतहरू जस्ता हुनेछन्। तर मृतकहरूको पुनरुत्थानको बारेमा परमेश्वरद्वारा यसरी तिमीहरूलाई भनिएको के तिमीहरूले पढेका छैनौ? म अब्राहमका परमेश्वर, इसाकका परमेश्वर र याकुबका परमेश्वर हुँ। परमेश्वर मृतकहरूको परमेश्वर हुनुहुन्न, तर उहाँ जीवितहरूका परमेश्वर हुनुहुन्छ। जब भिडले यो सुन्यो, तिनीहरू उहाँको शिक्षामा छक्क परे। तर येशूले सदुकीहरूलाई चुप पार्नु भएको जब फारिसीहरूले सुने, तिनीहरू एकसाथ भेला भए। तिनीहरू मध्येका एकजना व्यवस्थाका गुरूले उहाँको जाँच गर्दै एउटा प्रश्न सोधे, गुरुज्यू, व्यवस्थामा सबैभन्दा महान आज्ञा कुन हो? येशूले उनलाई भन्नुभयो, तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु, यो चाहिँ पहिलो र महान आज्ञा हो। अनि दोस्रो आज्ञा पनि यस्तै छ, तैँले आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर्नु। सारा व्यवस्था र अगमवक्ताहरू यी दुईवटा आज्ञाहरूमाथि आधारित छन्। फरिसीहरू एकै ठाउँमा जम्मा भएको बेलामा येशूले तिनीहरूलाई एउटा प्रश्न सोध्नुभयो, तिमीहरू ख्रिस्टको बारेमा के विचार गर्दछौ? ख्रिस्ट कसका पुत्र हुन्? तिनीहरूले उहाँलाई भने, दाऊदका पुत्र। येशूले तिनीहरूलाई भन्नुभयो, त्यसो भए दाऊदले पवित्र आत्माद्वारा किन उहाँलाई यसरी प्रभु भनी पुकारे? परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हातपट्टि बस जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो पैतला मुनि राख्दिन। यसरी दाऊदले ख्रिस्टलाई प्रभु भन्दछन् भने ख्रिस्ट कसरी दाऊदका पुत्र हुन सक्छन् त? तिनीहरू कसैले पनि जवाफमा एउटा शब्द पनि बोल्न सकेन र त्यस दिनदेखि उहाँलाई कसैले पनि अरू प्रश्नहरू सोध्ने आँट गरेन। त्यसपछि येशू भिडहरू र आफ्ना चेलाहरूलाई यसो भन्नुभयो, शास्त्रीहरू र फरिसीहरू मूसाको आसनमा बस्छन्, यसकारण तिनीहरूले तिमीहरूलाई जे गर भनी आज्ञा गर्दछन् ती कुरा गर र पालन गर, तर तिनीहरूका कामहरूको अनुसरण नगर, किनकि तिनीहरू कुराहरू चाहिँ गर्दछन् तर आफैले ती गर्दैनन्। हो, तिनीहरूले पुग्न कठिन हुने गरौँ भारीहरू बाँधेर मानिसहरूका काँधमा राखिदिन्छन्, तर तिनीहरू आफैले भने ती पुग्नलाई एउटा अमला पनि चलाउँदैनन्। तिनीहरूले सबै काम मानिसहरूले देखुन् भनेर गर्छन्, किनकि
तिनीहरूले आफ्ना निधारमा र हातमा राखिने व्यवस्था पत्रीहरू ठूलो बनाउँछन् र तिनीहरूले आफ्ना वस्त्रका झुम्काहरू लामो पार्दछन्। तिनीहरूले भोजहरूमा मुख्य स्थानहरू र सभागारहरूमा प्रमुख आसनहरू मन पराउँछन् अनि बजारहरूमा विशेष अभिवादन गरिएको र मानिसहरूद्वारा रब्बी भनी सम्बोधन गरिएको चाहन्छन्। तर तिमीहरूलाई रब्बी भनी सम्बोधन गरिनु हुँदैन, किनकि तिमीहरूका एउटै मात्र गुरु हुनुहुन्छ र तिमीहरू सबै दाजुभाइहरू हौ। अनि पृथ्वीमा कुनै पनि मानिसलाई आफ्नो पिता भनी नपुकार, किनकि तिमीहरूका एकमात्र पिता हुनुहुन्छ र उहाँ स्वर्गमा हुनुहुन्छ। न त गुरुज्यू भनी कसैले तिमीहरूलाई बोलाउन्, किनकि ख्रिस्ट नै तिमीहरूका एकमात्र गुरु हुनुहुन्छ। तर जो तिमीहरूका माझमा सबैभन्दा महान छ, ऊ तिमीहरूका सेवक हुनेछ। जसले आफूलाई उच्च पार्दछ त्यो होच्याइनेछ, अनि जसले आफूलाई होच्याउँछ त्यो उच्च पारिनेछ। तर धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू, तिमीहरू मानिसहरूका सामान्य स्वर्गको राज्यलाई बन्द गर्दछौ, किनकि तिमीहरू यसमा आफै प्रवेश गर्दैनौ, न त प्रवेश गर्न लागेकाहरूलाई त्यसो गर्न दिन्छौ। धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू, तिमीहरू विधवाहरूका घरहरू नष्ट गर्दछौ, जबकि लामो लामो प्रार्थना गरी देखाउँदछौ, यसकारण तिमीहरूले अझ बढी दण्ड पाउनेछौ। धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू, एकजनालाई आफ्नो मतमा ल्याउनलाई तिमीहरू समुद्र र जमिन चाहर्दछौ, जब त्यो तिमीहरूको मतमा आउँछ त्यसलाई आफूभन्दा दोब्बर नरकको छोरा बनाउँछौ। धिक्कार तिमीहरूलाई, ए अन्धा अगुवाहरू हो, तिमीहरू भन्दछौ कसैले मन्दिरको शपथ खाँदा केही पनि हुँदैन, तर मन्दिरको सुनको शपथ खाँदा ऊ आफ्नो शपथद्वारा बाँधिन्छ। ए अन्धा मूर्खहरू हो, कुन चाहिँ ठूलो हो, सुन कि त्यस सुनलाई पवित्र पार्ने मन्दिर? अनि कसैले बेटीको शपथ खाँदा केही पनि हुँदैन, तर त्यसमाथि राखिएको भेटीको शपथ खाँदा ऊ आफ्नो शपथद्वारा बाँधिन्छ। ए अन्धा मानिसहरू हो, कुन चाहिँ ठूलो हो, भेटी कि त्यस भेटीलाई पवित्र पार्ने वेदी? अनि जसले वेदीको शपथ खान्छ उसले त्यस वेदी र त्यसमाथि भएका सबै थोकको शपथ खान्छ, अनि जसले मन्दिरको शपथ खान्छ उसले त्यस मन्दिर र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ, अनि जसले स्वर्गको शपथ खान्छ उसले परमेश्वरको सिंहासन र त्यसमा विराजमान हुनुहुनेको शपथ खान्छ। धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू, तिमीहरू पुदिना सुप र जिराका दशांश दिन्छौ, तर व्यवस्थाका गहन कुराहरू अर्थात् न्याय, कृपा र विश्वासको अवहेलना गरेका छौ, तर तिमीहरूले दशांश पनि दिनुपर्छ र यी गहन कुरालाई पनि अवहेलना गर्नु हुँदैन। ए अन्धा अगुवाहरू हो, तिमीहरू भुसुनाले चाल्दछौ तर उठलाई चाहिँ निल्दछौ। धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू, तिमीहरू कचौरा र थालको बाहिरपट्टि सफा गर्दछौ तर भित्रपट्टि ती अवैध असुली र लोभले भरिएका छन्। ए तिमी अन्धा फरिसी, पहिले कचौरा र थालको भित्रपट्टि सफा गर अनि त्यसको बाहिरपट्टि पनि सफा हुनेछ। धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू, तिमीहरू चुनले पोतेका चिहानहरू जस्तछौ, जुन बाहिरपट्टि सुन्दर देखा पर्दछन् तर भित्रपट्टि चाहिँ मरेका मानिसहरूका हाडहरू र सबै अशुद्धताले भरिएका छन्। यसै गरी तिमीहरू पनि बाहिर मानिसहरूका सामान्य धर्मी देखा पर्दछौ तर भित्रपट्टि तिमीहरू कपट र दुष्टताले भरिएका छौ। धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू, तिमीहरू अगमवक्ताहरूका चिहानहरू बनाउँदछौ र धर्मीहरूका चिहानहरूलाई सिंगार्दछौ। तिमीहरू भन्छौ यदि हामीहरू हाम्रा पुर्खाहरूको समयमा जिएका भए अगमवक्ताहरूको रगत बगाउने काममा तिनीहरूसँग सहभागी हुने थिएनौ। यसरी तिमीहरू अगमवक्ताहरूलाई हत्या गर्नेहरूका सन्तान हौ भनी तिमीहरू आफै गवाही दिन्छौ। तिमीहरूले आफ्ना पुर्खाहरूको पापको कामलाई पनि पूरा गर्छौ। ए सर्पहरू हो, विषालु सर्पका सन्तानहरू, तिमीहरू नरकको दण्डबाट कसरी उम्कनेछौ? त्यसकारण हेर, म तिमीहरूका अगमवक्ताहरू, बुद्धिमान मानिसहरू र शास्त्रीहरू पठाउँछु। तिनीहरूमध्ये कतिजनालाई तिमीहरूले मार्नेछौ र क्रुसमा टाग्नेछौ, अनि तिनीहरूमध्ये केहीलाई तिमीहरूले आफ्ना सभागारहरूमा कुरा लगाउनेछौ र सहर सहर हुँदो खेद्नेछौ। यसको परिणाम यस्तो हुनेछ कि पृथ्वीमा बगाइएका सबै धर्मीजनको रगत, धर्मी हाबिलको रगतदेखि लिएर पवित्र स्थान र वेदीको माझमा तिमीहरूले हत्या गरेका बेरेक्याहका छोरा जकरियाको रगतसम्म सो तिमीहरूमाथि नै आइपर्नेछ। साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछन्। ए यरुशलेम, ए यरुशलेम, त जसले अगमवक्ताहरूलाई मार्ने र त कहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्ने, एउटा कुखुरीले आफ्ना चल्लाहरूलाई त्यसको पखेटा मुनि बटुली झैं, कति पटक मैले तेरा पालकहरूलाई बटुल्ने इच्छा गरे तर तैले इच्छा गरेनस्। हेर, तिमीहरूका घर तिमीहरूका लागि उजाड छोडिएको छ, किनकि म तिमीहरूलाई भन्दछु परमप्रभुको नाउँमा आउने धन्यका हुन् भनी तिमीहरूले नभनेसम्म अबदेखि तिमीहरूले मलाई देख्ने छैनौ। यसु मन्दिरबाट बाहिर निस्केर बाटोमा जाँदै हुनुहुन्थ्यो। उहाँलाई मन्दिरका भवनहरू देखाउन उहाँका चेलाहरू उहाँ कहाँ आए, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, के तिमीहरूले यी सबै कुरा देख्दैनौ? साँच्चै म तिमीहरूलाई भन्दछु, एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोडिने छैन, सबै भत्काइनेछन्। जब उहाँ जैतुन डाँडामा बस्नुभयो, चेलाहरू उहाँ कहाँ सुटुक्कै आए र भने, हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन्? तपाईँको आगमन र यस युगको अन्तको चिन्ह के हुनेछ? यसले तिमीहरूलाई जवाफ दिनुभयो, होसियार रह, कसैले तिमीहरूलाई नबहका होस्, किनकि मेरो नाउँमा धेरैजना आउनेछन्। तिनीहरूले भन्नेछन्, म नै ख्रिस्ट हुँ, र धेरैलाई बहकाउनेछन्। तिमीहरूले युद्ध र युद्धका हल्ला सुन्नेछौ, तर तिमीहरू विचलित नहौ, किनकि यी कुराहरू हुनैपर्छ, तर अझै अन्त्य आइसकेको हुँदैन, किनकि जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य खडा हुनेछ। विभिन्न ठाउँमा अनिकालहरू हुनेछन् र भूकम्पहरू जानेछन्, तर यी सबै कुरा प्रसव वेदनाको शुरूआत हुन्। तब तिनीहरूले तिमीहरूलाई संकष्टको लागि पक्राइदिनेछन् र तिमीहरूलाई मार्नेछन्। मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्। तब धेरैजनाले ठेस खानेछन् र एकअर्कालाई धोका दिनेछन्, एकअर्कालाई घृणा गर्नेछन्। धेरै झुटा अगमवक्ता खडा हुनेछन् र धेरैजनालाई बहकाउनेछन्। अधर्मको वृद्धि हुने भएको कारण धेरैजनाको प्रेम सेलाउनेछ, तर जसले अन्तिम घडीसम्म सहन्छ त्यस व्यक्तिको उद्धार हुनेछ। राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूलाई साक्षीको रूपमा प्रचार गरिनेछ र त्यसपछि अन्त आउनेछ। त्यसकारण जब तिमीहरूले दानियल अगमवक्ताले भनेका त्यस विनाशकारी घृणित थोकलाई पवित्र स्थानमा खडा भएको देख्छौ, यहुदियामा हुनेहरू पहाडतिर भागुन्, घरको छतमा हुने घरबाट कुनै सामान लिन तल नधरोस्, खेतमा हुने आफ्नो खास्तो लिन नफर्कोस्, तर ती दिनहरूमा हाय गर्भवतीहरू र शिशुलाई दुध चुसाउनेहरूलाई, हिउँदमा वा विश्राम दिनमा तिमीहरू भाग्न नपरोस् भनी प्रार्थना गर, किनकि त्यस बेला महासंकष्ट हुनेछ जुन संसारको सुरुदेखि अहिलेसम्म कहिल्यै भएको छैन, न त फेरि कहिल्यै हुनेछ। ती दिनहरू नघटाइएसम्म कुनै मानिस पनि बस्ने छैन, तर चुनिएकाहरूका खातिर ती दिनहरू घटाइनेछन्। तब कसैले तिमीहरूलाई हेर ख्रिस्ट यहाँ छन् वा ख्रिस्ट त्यहाँ छन् भन्छ भने त्यसलाई विश्वास नगर, किनकि झुटा ख्रिस्टहरू र झुटा अगमवक्ताहरू आउनेछन् र हुन सके चुनिएकाहरूलाई समेत बहकाउनलाई ठूला ठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्। हेर, मैले अगाडि नै तिमीहरूलाई बताइदिएको छु, त्यसकारण तिनीहरूले तिमीहरूलाई हेर ख्रिस्ट उजाड स्थानमा हुनुहुन्छ भनेर भन्छन् भने उजाड स्थानतिर नजाओ, वा हेर उहाँ भित्री कोठाहरूमा हुनुहुन्छ भनेर भन्छन् भने त्यसलाई विश्वास नगर, किनकि जसरी बिजुली पूर्वबाट चम्कदा पश्चिमसम्म त्यसको उज्यालो पुग्दछ, मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ। जहाँ सिनो छ त्यहाँ गिद्धहरू भेला हुनेछन्, तर ती दिनहरूमा संकष्ट आए लगत्तै सूर्य अध्याहार हुनेछ, चन्द्रमाले आफ्नो ज्योति दिने छैन, ताराहरू आकाशबाट खस्नेछन् र आकाशका शक्तिहरू ढकमगाउनेछन्। त्यसपछि मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ अनि पृथ्वीका सबै जातिले विलाप गर्नेछन्। तिनीहरूले मानिसको पुत्रलाई आकाशको बादलमा शक्ति र ठूलो महिमा साथ आउँदै गरेका देख्नेछन्। उनले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजका साथ पठाउनेछन् अनि तिनीहरूले उनका चुनिएकाहरूलाई आकाशको एउटा छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट भेला गराउनेछन्। अञ्जीरको रुखबाट पाट सिक, जब त्यसका हाँगाहरू कलिला हुन्छन् र पातहरू पलाउँछन्, तब ग्रीष्म ऋतु नजिकै छ भनेर तिमीहरूले थाहा पाउँछौ। त्यसरी नै जब तिमीहरूले पनि यी सबै कुराहरू देख्छौ, उहाँ नजिकै हुनुहुन्छ, ढोकाकै नजिक हुनुहुन्छ भनी तिमीहरूले जान्नुपर्छ। साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबै कुराहरू पूरा नभएसम्म यो पुस्ता बितेर जाने छैन। स्वर्ग र पृथ्वी बितेर जानेछन्, तर मेरा वचन कहिल्यै बितेर जाने छैनन्। तर त्यस दिन र घडीको विषयमा कसैलाई पनि थाहा छैन, न त स्वर्गका स्वर्गदूतहरूलाई, न त पुत्रलाई, तर पितालाई मात्र थाहा छ। मानिसको पुत्रको आगमन पनि नुहाको दिनमा जस्तै हुनेछ, किनकि ती दिनहरूमा जल प्रलय आउनुभन्दा अघि नुहा जहाजभित्र नपसुन्जेल तिनीहरू खाँदै र पिउँदै विवाह गर्दै र विवाह गराउँदै थिए, अनि जल प्रलय आएर तिनीहरू सबैलाई नलगुन्जेलसम्म तिनीहरूलाई केही पनि थाहा थिएन। मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ। खेतमा दुईजना मानिस हुनेछन्, एकजना लगिनेछ र अर्को छोडिनेछ। दुईजना स्त्री जाँतो पितिरहेका हुनेछन्, एउटी लगिनेछ र अर्की छोडिनेछ। त्यसकारण तिमीहरू जागा रह, किनकि तिमीहरूका प्रभु कुन दिन आउनुहुनेछ भन्ने कुरा तिमीहरू जान्दैनौ, तर यो जान कि रातको कुन समयमा चोर आउँदैछ भन्ने कुरा घरको मालिकलाई थाहा भएको भए ऊ जागा बस्ने थियो र चोरलाई उसको घर फोर्न दिने थिएन। त्यसकारण तिमीहरू पनि तयार हुनुपर्छ, किनकि मानिसको पुत्र तिमीहरूले आशा नगरेको बेलामा आउनेछन्। त्यसो भए विश्वासयोग्य र बुद्धिमान नोकर को हो? उसको मालिकले उसलाई आफ्नो घरका नोकरहरूलाई तिनीहरूका भोजन ठिक समयमा तिनीहरूलाई दिनलाई नियुक्त गरेको हुन्छ। धन्य हो त्यो नोकर जसलाई उसको मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछन्। साँच्चैमा तिमीहरूलाई भन्दछु, मालिकले आफूसित भएका सबै कुराको जिम्मा उसलाई दिनेछन्। तर यदि दुष्ट नोकरले त्यसको मनमा मेरो मालिक ढिलाउनु भएको छ भनी भन्दछ, अनि उसले आफ्ना सहकर्मी नोकरहरूलाई पिट्न थाल्छ र मतवालाहरूसँग खान्छ र पिउँछ भने त्यस नोकरले आशा नगरेको दिन र त्यसलाई थाहा नभएको घडीमा त्यस नोकरको मालिक आउनेछन्। त्यसको मालिकले त्यसलाई कठोर सजाय दिनेछन् र त्यसको दशा पाखण्डीहरूको जस्तो भई तिनीहरूसँगै त्यो हुनेछ, जहाँ रुवावासी र दारा केटाई हुनेछ। तब स्वर्गको राज्य ती 10 कन्या जस्तै हुनेछ जसले आआफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्न गए। तिनीहरूमध्ये 5 जना निर्बुद्धि र 5 जना बुद्धिमती थिए। जब ती निर्बुद्धि कन्याहरूले आफ्ना बत्तीहरू लिए, तिनीहरूले आफूसँग कति पनि तेल लगेनन्। तर बुद्धिमती कन्याहरू प्रत्येकले आआफ्ना बत्तीहरूसँगै तेलका भाँडाहरू पनि लगे। दुलहा आउन ढिला भएको हुनाले तिनीहरू सबै निन्द्रामा परे र सुते। मध्यरातमा एउटा आवाज आयो, हेर दुलहा, बाहिर जाऊ अनि उनलाई भेट। त्यसपछि ती सबै कन्या उठे र आआफ्ना बत्तीहरूलाई ठिक्क पारे। निर्बुद्धि कन्याहरूले बुद्धिमतीहरूलाई भने, हामीलाई तिमीहरूका केही तेल देऊ किनभने हाम्रा बत्तीहरू निम्न लागेका छन्। तर बुद्धिमती कन्याहरूले यसो भनेर जवाब दिए, तिमीहरू र हामी दुवैलाई प्रशस्त पुग्ने तेल नभएकोले तेल बेच्नेहरू कहाँ जाओ र आफ्नो लागि तेल किन। जब तिनीहरू तेल किन्न बाहिर गए, दुलहा आइपुगे अनि जतिजना तयार थिए तिनीहरू विवाहको भोजमा उनीसँगै गए अनि ढोका बन्द गरियो। केही समयपछि अरू कन्याहरू पनि आएर भने, प्रभु प्रभु, हाम्रो लागि खोलिदिनुहोस्। तर उनले यसो भनेर जवाफ दिए, साँच्चैमा तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिन, त्यसकारण जागा रह, किनकि त्यो दिन वा घडी तिमीहरूलाई थाहा छैन। स्वर्गको राज्य परदेश जानै लागेको मानिस जस्तै हो। उनले आफ्ना नोकरहरूलाई बोलाए र तिनीहरूलाई आफ्नो सम्पत्तिको जिम्मा दिए। उनले तिनीहरूमध्ये 1 जनालाई 5 सुनका सिक्का दिए, अर्कोलाई 2 सुनका सिक्का र फेरि अर्कोलाई उनले 1 सुनको सिक्का दिए। प्रत्येकलाई आफ्नो क्षमता अनुसार ती रकमहरू दिए अनि ती मानिस आफ्नो यात्रामा हिँडे। 5 सुनका सिक्का पाउने तुरुन्तै गयो र उसले त्यसलाई लगानी गर्यो र त्यसबाट अर्को 5 सुनको सिक्का कमायो। त्यसै गरी जसले 2 सुनका सिक्का पाएको थियो उसले पनि त्यसबाट अर्का 2 सुनका सिक्का कमायो। तर एउटा मात्र सुनको सिक्का पाएको नोकर गयो र उसले एउटा खाल्डो खन्यो र आफ्नो मालिकको पैसा त्यहाँ लुकायो। अब धेरै समयपछि ती नोकरहरूका मालिक फर्केर आए अनि तिनीहरूसँग हिसाब लिए। 5 सुनका सिक्का पाएको नोकर आयो र उसले अर्को 5 सुनका सिक्का पनि ल्यायो। उसले भन्यो, मालिक, तपाईँले मलाई 5 सुनका सिक्का दिनुभएको थियो, हेर्नुहोस्, मैले अर्का 5 सुनका सिक्का कमाएको छु। उसको मालिकले उसलाई भने, स्याबास, असल र विश्वासयोग्य नोकर, तिमी थोरै कुरामा विश्वासयोग्य भएका छौ, अब तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु, तिमी पनि आफ्नो मालिकको खुसीमा सामेल हौ। 2 सुनका सिक्का भएको नोकर आयो र भन्यो, मालिक, तपाईँले मलाई 2 सुनका सिक्का दिनुभएको थियो, हेर्नुहोस्, मैले अर्का 2 सुनका सिक्का कमाएको छु। उसको मालिकले उसलाई भने, स्याबास, असल र विश्वासयोग्य नोकर, तिमी थोरै कुरामा विश्वासयोग्य भएका छौ, म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु, तिमी आफ्ना मालिकको खुसीमा सामेल हौ। त्यसपछि 1 सुनको सिक्का पाएको नोकर आयो र भन्यो, मलाई थाहा छ कि तपाईँ कडा स्वभावको मानिस हुनुहुन्छ, तपाईँले आफूले नरोपेको ठाउँबाट कटिङ गर्नुहुन्छ र नछरेको ठाउँबाट फसल निकाल्नुहुन्छ। मलाई डर थियो, त्यसकारण म गएँ र तपाईँको सुनको सिक्कालाई जमिनमुनि लुकाइराखेँ, हेर्नुहोस्, जे तपाईँको हो यसलाई लिनुहोस्। तर उसको मालिकले जवाफ दिए, ए दुष्ट र अल्छी नोकर, मैले नरोपेको ठाउँबाट कटनी गर्छु र नछेरेको ठाउँबाट फसल निकाल्छु भनेर तँलाई थाहा थियो, त्यसकारण तैँले मेरो पैसा साहु कहाँ दिनुपर्ने थियो र म आउँदा मैले आफ्नो पैसा ब्याजसहित पाउने थिएँ, त्यसकारण त्योसँग भएको 1 सुनको सिक्का ल्याऊ र जुन नोकरसँग 10 सिक्का छ त्यसलाई देऊ, किनकि जससँग छ त्यसलाई अझ धेरै दिइनेछ अनि त्यससँग प्रशस्त हुनेछ, तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ। त्यो बेकम्मा नोकरलाई बाहिरी अन्धकारमा फालिदेऊ, जहाँ रुवावासी र दारा केटाई हुनेछ। जब मानिसको पुत्र आफ्नो महिमामा र सारा स्वर्गदूतहरूका साथमा आउनेछन्, उनी आफ्नो महिमित सिंहासनमा बस्नेछन्। उनको सामुन्ने सारा जाति भेला गराइनेछन् र जसरी गोठालाले आफ्ना भेडाहरूलाई बाख्राहरूबाट छुट्याउँछ, त्यसरी नै उनले एउटा जातिलाई अर्कोबाट छुट्याउनेछन्। उनले भेडाहरूलाई आफ्नो दया हातपट्टि र बाख्राहरूलाई आफ्नो बायाँपट्टि राख्नेछन्। त्यसपछि राजाले आफ्नो दाहिनेपट्टि भएकाहरूलाई भन्नेछन्, आओ, तिमीहरू जो मेरा पिताबाट आशिष पाएकाहरू छौ, संसारको सृष्टिदेखि नै तिमीहरूका लागि तयार पारिएको राज्यलाई अधिकार गर।
किनकि म भगाएको थिएँ अनि तिमीहरूले मलाई खान दियौ, म तिर्खाएको थिएँ र तिमीहरूले मलाई पिउन दियौ, म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र आउन दियौ, म नाङ्गो थिएँ र तिमीहरूले मलाई लुगा पहिराइदियौ, म बिरामी थिएँ र तिमीहरूले मेरो वास्ता गर्यौ, म झ्यालखानामा थिएँ र तिमीहरू म कहाँ आयौ। त्यसपछि धर्मीजनहरूले जवाफ दिई भन्नेछन्, प्रभु हामीले कहिले तपाईँलाई भकाउनु भएको देख्यौं र तपाईँलाई खुवायौं वा तिर्खाउनु भएको देख्यौं र तपाईँलाई पिउन दियौं, हामीले कहिले तपाईँलाई परदेशी भएको देख्यौं र तपाईँलाई भित्र ल्यायौं, हामीले तपाईँलाई बिरामी वा झ्यालखानामा कहिले देख्यौं र हामी तपाईँ कहाँ आयौं। र राजाले तिनीहरूलाई जवाफ दिनेछन्, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले यहाँ मेरा भाइहरू मध्ये सानोभन्दा सानोलाई जे जति गर्यो त्यो मेरो निम्ति नै गर्यो। त्यसपछि उनले आफ्नो बायाँ हातपट्टि भएकाहरूलाई भन्नेछन्, हे श्रापितहरू, मबाट दूर भएर अनन्तको आगोमा जाओ, जुन शैतान र त्यसका दूतहरूका लागि तयार गरिएको हो, किनभने म भोकाएको थिएँ तर तिमीहरूले मलाई खान दिएनौ, म तिर्खाएको थिएँ तर तिमीहरूले मलाई पिउन दिएनौ, म परदेशी थिएँ तर तिमीहरूले मलाई भित्र लगेनौ, नाङ्गो थिएँ तर तिमीहरूले मलाई पहिराएनौ, बिरामी थिएँ र झ्यालखानामा थिएँ तर तिमीहरूले मेरो वास्ता गरेनौ। त्यसपछि तिनीहरूले पनि जवाफ दिनेछन्, प्रभु हामीले तपाईँलाई भकाउनु भएको वा तिर्खाउनु भएको वा परदेशी वा नाङ्गो वा बिरामी हुनुभएको वा झ्यालखानामा कहिले देख्यौं र हामीले तपाईँको सेवा गरेनौं। अनि उनले तिनीहरूलाई जवाफ दिनेछन्, साँच्चै म तिमीहरूलाई भन्दछु, यिनीहरूमध्ये सानोभन्दा सानोलाई तिमीहरूले जे गरेनौ त्यो तिमीहरूले मेरो निम्ति गरेनौ, यिनीहरू अनन्तको दण्डमा जानेछन् तर धर्मीहरू चाहिँ अनन्त जीवनमा प्रवेश गर्नेछन्। येशूले यी सबै वचन भनिसक्नु भएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, तिमीहरूलाई थाहा छ दुई दिनपछि निस्तार चाड आउँदैछ र मानिसको पुत्र क्रुसमा टाँगिनको निम्ति पक्राइनेछन्। त्यसपछि कैयाफा नाउँ गरेका प्रधान पुजारीको दरबारमा मुख्य पुजारीहरू र मानिसहरूका धर्मगुरूहरू एकसाथ भेला भए। तिनीहरू मिलेर येशूलाई छलसित पक्रने र मार्ने षड्यन्त्र गरे, तर तिनीहरूले भने चाडको समयमा होइन, नत्र भने मानिसहरूका माझ खैला भैलामा चिनेछ। जब येशू बेथानियामा सिमोन भन्ने एकजना कुष्ठरोगीको घरमा हुनुहुन्थ्यो, उहाँ टेबलमा अडेस लागेर बसिरहनु हुँदा एउटी स्त्री शुद्ध जटामसीले बनेको अति बहुमूल्य अत्तर सिंगमरमरको एउटा भाँडामा लिएर उहाँ कहाँ आइन् र तिनले त्यो अत्तर उहाँको शिरमा खन्याइन्। तर जब उहाँका चेलाहरूले यो देखे, तिनीहरू रिसाएर भने, यसरी नोक्सानी गर्नुको कारण के हो? यसलाई ठूलो मूल्यमा बेचेर त्यो रकम गरीबहरूलाई दिन सकिन्थ्यो। तर येशूले यो जानेर तिनीहरूलाई भन्नुभयो, तिमीहरूले यी स्त्रीलाई किन दुःख दिइरहेका छौ, किनकि यिनले मेरो निम्ति अति नै राम्रो काम गरेकी छन्। गरीबहरू त तिमीहरूसँग सधैँ हुनेछन् तर म तिमीहरूसँग सधैँ हुने छैन। जब यी स्त्रीले यो अत्तर मेरो शरीरमा खनाइन्, यिनले मेरो दफनको निम्ति यो गरिन्। साँच्चै म तिमीहरूलाई भन्दछु, यो सुसमाचार सारा संसारभरि जहाँ जहाँ प्रचार गरिन्छ त्यहाँ यी स्त्रीले गरेकी काम तिनको सम्झनामा बताइनेछ। त्यसपछि बाह्रजना मध्येको एक जसको नाउँ यहुदा इस्करियोत थियो, ऊ मुख्य पुजारीहरू कहाँ गयो र भन्यो, उहाँलाई तपाईँहरूको हातमा पक्राइदिनलाई तपाईँहरूले मलाई के दिन तयार हुनुहुन्छ? तिनीहरूले उसको निम्ति 30 चाँदीका सिक्का छुट्याइदिए। त्यसबेलादेखि उहाँले तिनीहरूको हातमा पक्राइदिनलाई उसले मौका खोजिरह्यो। अब अखमिरी रोटीको चाडको पहिलो दिनमा चेलाहरू येशू कहाँ आएर भने, तपाईँको निम्ति निस्तार चाँडको भोज खान हामीले कहाँ तयार पारेको तपाईँ चाहनुहुन्छ? उहाँले भन्नुभयो, सहरमा एकजना व्यक्ति कहाँ जाओ र उसलाई भन, गुरुजीले भन्नुहुन्छ मेरो समय नजिक आइपुगेको छ, म तिम्रो घरमा मेरा चेलाहरूसँगै निस्तार चाड मनाउन चाहन्छु। येशूले दिनुभएको निर्देशन अनुसार चेलाहरूले गरे अनि उनीहरूले निस्तार चाडको भोज तयारी गरे। जब साँझ पर्यो, येशू आफ्ना 12 चेलाहरूसँग भोज खानलाई बस्नुभयो। उहाँ र चेलाहरू खाइरहनु भएको बेला उहाँले भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरू मध्ये एकजनाले मलाई धोका दिनेछ। उनीहरू सबै अति दुखित भए र हरेकले उहाँलाई यसरी सोध्न थाले, प्रभु म त निश्चय नै होइन होला। उहाँले जवाफ दिनुभयो, जसले मसँगै थालमा हात डुबाउँछ उसले नै मलाई धोका दिनेछ। मानिसको पुत्र उनको बारेमा लेखिए अनुसार नै जानुपर्छ, तर धिक्कार छ त्यस व्यक्तिलाई जसको कारण मानिसको पुत्रलाई धोका हुन्छ। त्यो व्यक्ति त नजन्मिएकै भए त्यसको निम्ति असल हुने थियो। त्यसपछि उहाँलाई धोका दिने यहुदाले भन्यो, रब्बी के त्यो म हुँ? उहाँले त्यसलाई भन्नुभयो, तिमी आफैले भन्यौ। उहाँ र चेलाहरूले खाइरहनु हुँदा येशूले रोटी लिनुभई आशीर्वाद दिनुभयो र त्यो भाँच्नुभयो। उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो र भन्नुभयो, लेऊ खाओ, यो मेरो शरीर हो। उहाँले कचौरा लिनुभयो र धन्यवाद दिनुभयो अनि त्यो उनीहरूलाई दिनुभयो र भन्नुभयो, तिमीहरू सबैले यसबाट पियो, किनकि यो चाहिँ करारमा भएको मेरो रगत हो जो धेरैको पाप क्षमाको निम्ति बगाइन्छ। तर म तिमीहरूलाई भन्दछु, म दागको यस फलबाट अब फेरि पिउने छैन। जबसम्म मेरा पिताको राज्यमा म यसलाई तिमीहरूसँग नयाँ गरी पिउँदिन। एउटा भजन गाइसक्नु भएपछि उहाँहरू जैतुन डाँडातर्फ लाग्नुभयो। त्यसपछि यसुले तिनीहरूलाई भन्नुभयो, आज राति मेरो कारण तिमीहरू सबै पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, म गोठालोलाई प्रहार गर्नेछु, बथानको भेडा तितर भित्र हुनेछन्, तर म जीवित भई उठेपछि तिमीहरूभन्दा अघि गालिलमा जानेछु। पत्रुसले उहाँलाई भनी, तपाईँको कारणले सबैजना पछि हटे तापनि म कहिल्यै पछि हट्ने छैन। यसुले उनलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, आज राति नै भाले बाँच्नुभन्दा अघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ। पत्रुसले उहाँलाई भनी, म तपाईँसँग मर्नु परे तापनि म तपाईँलाई इन्कार गर्ने छैन। अनि अरू सबै चेलाहरूले पनि त्यसै भने। त्यसपछि येशू उनीहरूसँगै गेत्सेमनी भन्ने ठाउँमा जानुभयो र आफ्ना चेलाहरूलाई भन्नुभयो, म अलि पर गएर प्रार्थना गरुन्जेल तिमीहरू यहाँ बस। उहाँले पत्रुस र जब्दीयका दुई छोरालाई आफूसँग लिएर जानुभयो र उहाँ शोकित र व्याकुल हुन थाल्नुभयो। त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो प्राण अत्यधिक शोकले भरिएर मरेतुल्य भएको छ, तिमीहरू यहीँ बस र मसँग जागा रह। उहाँ अलि पर जानुभयो, भुइँमा खोप्टो पर्नुभयो र यसो भनेर प्रार्थना गर्नुभयो, हे मेरा पिता, सम्भव भए यो कचोरा मबाट हटिजाओस्, तरै पनि मेरो इच्छा गरे जस्तो होइन तर तपाईँले इच्छा गर्नुभए जस्तो होस्। उहाँ चेलाहरू कहाँ आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनु भयो र उहाँले पत्रुसलाई भन्नुभयो, के तिमीहरू मसँग एक घण्टाको लागि पनि जागा रहन सकेनौ? जागा रह र परीक्षामा नपर्नको निम्ति प्रार्थना गर, आत्मा त तयार छ तर शरीर भने कमजोर छ। उहाँ दोस्रो पटक पनि पर जानुभयो र प्रार्थना गर्नुभयो, हे मेरा पिता, यदि मैले नपिकन यो हुँदैन भने तपाईँकी इच्छा पूरा होस्। उहाँ फेरि आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनु भयो किनकि तिनीहरूका आँखा लोलाएका थिए। त्यसपछि उहाँले तिनीहरूलाई फेरि छोड्नुभयो र पर जानुभयो। उहाँले उही शब्दहरू दोहोऱ्याई तेस्रो पल्ट प्रार्थना गर्नुभयो। त्यसपछि येशू चेलाहरू कहाँ आउनुभयो र तिनीहरूलाई भन्नुभयो, के तिमीहरू अझै पनि सुतिरहेका छौ र आराम गरिरहेका छौ? हेर, त्यो घडी आइसकेको छ र मानिसको पुत्र पापीहरूको हातमा पक्राइनेछन्। उठ, अब हामी जाउँ, हेर मलाई धोका दिने चाहिँ नजिकै छ। उहाँ बोल्दै गर्नुहुँदा बाह्रजना मध्येको यहुदा त्यहाँ आइपुग्यो। मुख्य पुजारीहरू र मानिसहरूका धर्मगुरूहरूले पठाएका लाठा र तरबार बोकेका एउटा ठूलो भेट उसँगै आयो। तुरन्तै यहुदा येशु कहाँ आयो र भन्यो, रब्बी, अभिवादन, अनि उसले उहाँलाई चुम्बन गर्यो। यसले उसलाई भन्नुभयो, मित्र, तिमीले जे गर्न आएका छौ त्यो गरिहाल। त्यसपछि तिनीहरू आए र येशूलाई समातेर नियन्त्रणमा लिए। हेर, येशूसँग भएकाहरू मध्ये एकजनाले आफ्नो हात उठायो, आफ्नो तरबार थोत्यो र प्रधान पुजारीको नोकरमाथि प्रहार गर्यो अनि उसको कान चट्टै काटिदियो। त्यसपछि येशूले उसलाई भन्नुभयो, आफ्नो तरबार त्यसको स्थानमा राख, किनकि तरबार उठाउनेहरू सबै तरबारद्वारा नै नष्ट पारिनेछन्। के तिमीहरू विचार गर्दछौ कि मैले मेरा पितालाई पुकार्न सक्दिन र उहाँले मेरो निम्ति स्वर्गदूतहरू म कहाँ बाह्रपल्ट भन्दा बढी पठाइदिनुहुन्न र? तर मैले त्यसो गरेको भए यस्तो हुनुपर्छ भनी धर्मशास्त्रले भनेको कुरा कसरी पूरा हुने थियो त? त्यति बेला येशूले भीडलाई भन्नुभयो, के तिमीहरू तरबार र लाठाहरू लिएर डाकुलाई चाहिँ मलाई पक्रन आएका छौ? म दिनहुँ मन्दिरमा सिकाउँदै बस्थे र तिमीहरूले मलाई पक्रेनौ, तर अगमवक्ताहरूले लेखेका कुरा पूरा होस् भनेर यी सबै कुरा भएका छन्। त्यसपछि सबै चेलाहरूले उहाँलाई छोडे र भागे। येशूलाई पक्रनेहरूले उहाँलाई प्रधान पुजारी कैयाफा कहाँ लगे, जहाँ शास्त्रीहरू र धर्मगुरूहरू एकसाथ भेला भएका थिए। तर पत्रुसले प्रधान पुजारीको आगमनसम्म उहाँलाई टाढैबाट पछ्याए। उनी भित्र गए र परिणाम कस्तो हुने होला भनेर हेर्न पहरेदारहरूसँगै बसे। अब मुख्य पुजारीहरू र सम्पूर्ण महासभाले येशूलाई मृत्युदण्ड दिन उहाँको विरुद्धमा झुटो गवाही खोजिरहेका थिए। थुप्रै झुटा गवाहहरू अघि आए तापनि उनीहरूले कुनै प्रमाण भेटाएनन्। तर पछि दुईजना अघि आए र भने, यो मानिसले यसो भन्यो, मैले परमेश्वरको मन्दिरलाई भत्काएर यसलाई तीन दिनमा पुनर्निर्माण गर्न सक्छु। प्रधान पुजारी उभिए र उहाँलाई भने, के तिमीसँग कुनै अत्तर छैन? यी मानिसहरूले तिम्रो विरुद्धमा दिइरहेका गवाही के हो? तर येशू चुप रहनुभयो। प्रधान पुजारीले उहाँलाई भने, जीवित परमेश्वरको नाउँमा म तिमीलाई आज्ञा गर्दछु, शपथ खाएर हामीलाई बताऊ कि तिमी परमेश्वरको पुत्र ख्रिष्ट हौ। येशूले तिनीलाई जवाफ दिनुभयो, त्यो तपाईँ आफैले नै भन्नुभएको छ, तरै पनि म तपाईँहरूलाई भन्दछु, अबदेखि उसो तपाईँहरूले मानिसको पुत्रलाई सर्वशक्तिमानको दाहिने हातपट्टि बसिरहेका र आकाशको बादलहरूमा आउँदै गरेका देख्नुहुनेछ। त्यसपछि प्रधान पुजारीले आफ्ना लुगा च्याते र भने, यसले ईश्वर निन्दा बोलेको छ, हामीलाई अरू थप गवाहहरूको आवश्यकता किन पर्यो? हेर्नुहोस्, अब तपाईँले ईश्वर निन्दा सुन्नुभएको छ, तपाईँहरू के विचार गर्नुहुन्छ? उनीहरूले जवाफ दिए, यो मारिनको लागि योग्य छ।
त्यसपछि तिनीहरूले उहाँको मुखमा थुके र उहाँलाई मुख लगाए र थप्पड लाए र भने, हे ख्रिस्ट, अब हामीलाई अगमबाडी गरी भन्, तँलाई हिर्काउने को हो? अब पत्रुस साई बाहिर आँगनमा बसिरहेका थिए र एउटी नोकर्नी उनी कहाँ आई र भने, तिमी पनि यी गालिलका यीशुसँग थियौ? तर उनले तिनीहरू सबैका अघि यीशु भन्दै इन्कार गरे। तिमीले के को बारेमा कुरा गरिरहेका छौ? मलाई त्यो थाहा छैन। जब उनी ढोकातिर बाहिर गए, अर्की नोकर्नीले उनलाई देखी र त्यहाँ भएकाहरूलाई भनी, यो व्यक्ति पनि नासरतका यीशुसँग थियो। अनि उनले फेरि क्रिया खाँदै इन्कार गरे, म यी मानिसलाई चिन्दिन। त्यसको केही समयपछि त्यहाँ उभिरहेका मानिसहरू आए र पत्रुसलाई भने, निश्चय नै तिमी पनि तिनीहरू मध्येकै एक हौ, किनकि तिम्रो बोलीले नै यो संकेत गर्दछ। त्यसपछि उनले आफैलाई शराब्दै क्रिया खान लागे, म यी मानिसलाई चिन्दिन, अनि तुरन्तै भाले बास्यो। त्यसपछि यसोले भन्नुभएको ती वचन पत्रुसले सम्झे, भाले बास्नुभन्दा अघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ। त्यसपछि पत्रुस बाहिर गए र धुरु धुरु रोए। बिहान सबेरै सबै मुख्य पुजारीहरू र मानिसहरूका धर्मगुरूहरूले यसोलाई मार्न उहाँको विरूद्धमा षड्यन्त्र रचे। तिनीहरूले उहाँलाई बाँधेर त्यहाँबाट लागे र बडा हाकिम पिलातस कहाँ सुम्पिदिए। त्यसपछि जब उहाँलाई धोका दिने यहुदाले यसोलाई दण्डाज्ञा भएको देखियो, त्यसलाई पछुतो लाग्यो र मुख्य पुजारीहरू र धर्मगुरूहरूलाई ती चाँदीका 30 सिक्का फर्काइदियो र भन्यो, मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु। तर तिनीहरूले भने, त्योसँग हाम्रो के सरोकार, तिमी आफै जान। अनि त्यसले ती चाँदीका सिक्काहरू मन्दिरमा फ्याँकेर त्यहाँबाट बाहिर गयो र झुन्डिएर मर्यो। ती मुख्य पुजारीहरूले चाँदीका सिक्काहरू लिए र भने, यसलाई ढुकुटीमा राख्नु न्यायसङ्गत हुँदैन, किनकि यो रगतको मोल हो। तिनीहरूले आपसमा यसबारे छलफल गरे र 30 परदेशीहरूलाई दफन गर्न कुमालेको जमिन किने। यही कारणले त्यस जमिनलाई आजको दिनसम्म पनि रगतको जमिन भनिन्छ। यसरी यिर्मिया अगमवक्ताले भनेका वचन पूरा भयो। इसरायलका मानिसहरूले उहाँको निम्ति तोकेको मूल्य अर्थात चाँदीका 30 सिक्का तिनीहरूले लिए र परमप्रभुले मलाई निर्देशन दिनुभए अनुसार तिनीहरूले कुमालीको जमिनको निम्ति त्यो दिए। अब यीशु ती बडा हाकिमको अगाडि उभिनुभयो र बडा हाकिमले उहाँलाई सोधे, के तिमी युदीहरूका राजा हौ? यीशुले तिनलाई जवाफ दिनुभयो, तपाईँले नै त्यसो भन्नुहुन्छ। जब मुख्य पुजारीहरू र धर्मगुरूहरूले उहाँलाई दोष लगाए, उहाँले केही जवाफ दिनु भएन। अनि पिलातसले उहाँलाई भने, के तिम्रो विरुद्धमा लगाइएका सबै अभियोग तिमीले सुनेनौ? तर उहाँले एउटै पनि जवाफ दिनु भएन। त्यसैले ती बडा हाकिम बडो आश्चर्यचकित भए। अब चाडको समयमा भिडले चुनेको एकजना कैदीलाई छोडिदिने बडा हाकिमको प्रथा थियो। त्यस समयमा तिनीहरूसँग बारम्बार नाम गरेको एकजना कुख्यात कैदी थियो। त्यसैले जब तिनीहरू आपसमा भेला भए, पिलातसले तिनीहरूलाई भने, मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरिदिएको तिमीहरू चाहन्छौ? बारब्बा कि ख्रिस्ट भनिने येशूलाई? किनभने डाहाको कारणले गर्दा नै तिनीहरूले येशूलाई तिनको हातमा सुम्पेका हुन् भन्ने तिनलाई थाहा थियो। जब उनी न्याय आसनमा बसिरहेका थिए, उनकी पत्नीले उनलाई यसो भनी सन्देश पठाइन्, तिन निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि उनको कारणले गर्दा आज मैले सपनामा निकै दुःख भोगेकी छु। तब मुख्य पुजारीहरू र धर्मगुरूहरूले बारब्बालाई छोड्न र येशूलाई मार्नको निम्ति भिडलाई राजी गराए। ती बडा हाकिमले तिनीहरूलाई सोधे, यी दुई मध्ये मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरेको तिमीहरू चाहन्छौ? तिनीहरूले भने, बारब्बालाई। पिलातसले तिनीहरूलाई भने, ख्रिस्ट भनिने येशूलाई चाहिँ म के गरू? तिनीहरू सबैले जवाफ दिए, त्यसलाई क्रुसमा टाँग्नुहोस्। अनि उनले भने, किन, उनले के अपराध गरेका छन्? तर तिनीहरू झन चर्को सुरले यसो भनी कराए, त्यसलाई क्रुसमा टाँग्नुहोस्। पिलातसले आफूले केही गर्न नसक्ने बरु खैला बेला मच्चिन लागेको थाहा पाएर उनले पानी लिई भिडको सामु आफ्नो हात धोए र भने, यी निर्दोष मानिसको रगतदेखि म निर्दोष छु, तिमीहरू आफै जान। सबै मानिसहरूले भने, उसको रगत हामी र हाम्रा छोराछोरीहरूमाथि परोस्। अनि उनले बारब्बालाई तिनीहरूका निम्ति छोडिदिए, तर उनले येशूलाई कुरा लगाए र क्रुसमा टाँग्नको निम्ति सुम्पिदिए। त्यसपछि बडा हाकिमका सिपाहीहरूले येशूलाई महलमा लगे र सिपाहीहरूको सारा पल्टनलाई उहाँको वरिपरि भेला गराए। तिनीहरूले उहाँको वस्त्र फुकालिदिए र उहाँलाई लाल वस्त्र लगाइदिए। तिनीहरूले काँडाहरू पेरेर एउटा मुकुट बनाई उहाँको शिरमा लगाइदिए र उहाँको दाहिने हातमा एउटा लौरो राखिदिए। तिनीहरूले उहाँको सामु घुँडा टेके र यसो भन्दै उहाँको गिल्ला गरे, युदीहरूका राजालाई प्रणाम। तिनीहरूले उहाँलाई थुके र लौरो लिएर उहाँको शिरमा हिर्काए। उहाँको गिल्ला गरिसकेपछि तिनीहरूले उहाँलाई पहिराइदिएको वस्त्र फुकालिदिए र उहाँको आफ्नै वस्त्र लगाइदिए र उहाँलाई क्रुसमा टाँग्न त्यहाँबाट लगे। बाहिर जाँदै गर्दा तिनीहरूले सिमोन नाउँ गरेको कुरेनीको एकजना मानिसलाई भेट्टाए, जसलाई तिनीहरूले उहाँको क्रुस बोक्न कर लगाए। तिनीहरू गलगत्था भन्ने ठाउँमा आइपुगे, जसको अर्थ खप्परको स्थान हो। तिनीहरूले उहाँलाई पित्त मिसाएको दाखमद्द पिउन दिए,
तर उहाँले त्यो चाखेर पिउनु भएन। जब उनीहरूले उहाँलाई क्रुसमा टाँगे, तिनीहरूले चिट्ठा हालेर उहाँका वस्त्रहरू एक आपसमा भाग लगाए अनि तिनीहरू त्यहाँ बसेर उहाँलाई पहारा दिए। उहाँको शिरको माथि यसो भनिएको दोषपत्र लेखिएको थियो, यो यहुदीहरूका राजा येशु हो। दुईजना डाँकु उहाँसँगै क्रुसमा टाँगिएका थिए, एउटा उहाँको दायाँपट्टि र अर्को उहाँको बायाँपट्टि। त्यो बाटो भएर जानीहरूले येशु भन्दै आफ्नो टाउको हल्लाएर उहाँको अपमान गरे, तिमी मन्दिर भत्काएर तीन दिनमा बनाउने, आफैलाई बचाऊ, तिमी परमेश्वरका पुत्र हो भने क्रुसबाट तल ओर्लेर आऊ। यसरी नै मुख्य पुजारीहरूले पनि शास्त्रीहरू र धर्मगुरूहरूसँग मिलेर यसो भन्दै उहाँको गिल्ला गरे। उसले अरूहरूलाई त बचायो तर आफैलाई पनि बचाउन सक्दैन, ऊ इसरायलको राजा हो भने क्रुसबाट तल ओर्लेर आओस् अनि त्यसपछि हामी उसमाथि विश्वास गर्नेछौ। उसले परमेश्वरमा विश्वास गर्छ, परमेश्वरले चाहनुहुन्छ भने उहाँले नै उसलाई बचाउन्, किनकि उसले यस्तो भनेको थियो, म परमेश्वरका पुत्र हुँ। अनि उहाँसँगै क्रुसमा टाँगिएका डाकुहरूले पनि उस्तै तरिकाले उहाँको गिल्ला गरे। अब मध्याहदेखि दिउँसो 3 बजीसम्म सारा देशलाई अन्धकारले ढाक्यो। 3 बजी यसु ठूलो स्वरले यसो भन्दै गराउनु भयो, एली एली लामा सबखतानी, जसको अर्थ हो, मेरा परमेश्वर तपाईँले मलाई किन त्याग्नु भएको छ। त्यहाँ उभिएकाहरूमध्ये केहीले यो सुनेर भने, यसले एलियालाई बोलाउँदैछ। तिनीहरूमध्ये एकजना झट्टै दौडेर गई एउटा स्पन्ज लिएर अमिलो दाखमध्यमा चोप्यो र त्यसलाई निगालोमा बाँधेर उहाँलाई पिउन दियो। अरूहरूले भने, उसलाई एक्लै छोडिदेऊ, उसलाई बचाउन एलिया आउँछन् कि आउँदैनन् हामी हेरौं। त्यसपछि येशु फेरि ठूलो स्वरले कराउनु भयो र आफ्नो प्राण त्याग्नु भयो। हेर, मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुई भाग भएर च्यातियो र पृथ्वी हल्लियो र चट्टानहरू टुक्रिए, सिंहानहरू उघारिए र मरेर गएका धेरै पवित्रजनहरूका मृत शरीर जीवित भई उठे। उहाँको पुनरुत्थान पछि तिनीहरू चिहानबाट बाहिर निस्के, पवित्र सहरमा प्रवेश गरे र धेरै कहाँ देखा परे। जब कप्तान र येशूलाई पहरा दिइरहेकाहरूले भूकम्प गएको र त्यहाँ भएका घटनाहरू देखे, तिनीहरू धेरै भयभीत भए र भने, साँच्चै यिनी त परमेश्वरका पुत्र रहेछन्। गालिलबाट येशूको हेरचाह गर्न उहाँलाई पछ्याएर आएका धेरै स्त्रीहरूले टाढाबाट त्यो हेरिरहेका थिए। तिनीहरूमध्ये मरियम मग्दलिनी, याकुब र युसेफकी आमा मरियम र जब्दियाका छोराहरूकी आमा थिए। साँझ परेपछि अरिमाथियाका युसेफ नाम गरेका एकजना धनी मानिस आए, तिनी पनि येशूका चेला थिए। तिनी पिलातस कहाँ गएर येशूको शव मागे अनि पिलातसले सो तिनलाई दिने आदेश दिए। युसेफले शव लिए र त्यसलाई सफा मलमलको कपडामा बेरे र आफैले चट्टान खोपेर बनाएका नयाँ चिहानमा राखे अनि उनले चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुडाएर राखे, त्यहाँबाट गए। मरियम मग्दलिनी र अर्की मरियम पनि त्यही चिहानको अगाडिपट्टि बसिरहेका थिए। अर्को दिन अर्थात् तयारीको दिनको भोलिपल्ट मुख्य पुजारीहरू र फरिसीहरू पिलातससँग भेला भएका थिए। तिनीहरूले भने, हजुर, हामीलाई सम्झना छ कि त्यो ठगाले जिउँदो छँदा 3 दिनपछि म फेरि जीवित भई उठ्नेछु भनेको थियो, त्यसकारण त्यस्तो दिनसम्म त्यो चिहान सुरक्षित राख्नलाई हुकुम गर्नुहोस्, नत्र त त्यसका चेलाहरू आउलान् र सबलाई चोरेर लगेर त्यो मरेकोबाट जीवित भई उठेको छ भनेर मानिसहरूलाई भन्लान् अनि यो अन्तिम धोका पहिलेको भन्दा झन् नराम्रो हुनेछ। पिलातसले तिनीहरूलाई भने, पहरेदारहरू लगेर जाओ र त्यसलाई सकेसम्म सुरक्षित राख। त्यसैले तिनीहरू गएर ढुङ्गामा मोहर लगाए र पहरेदारहरू खटाएर चिहानलाई सुरक्षित राखे। अब विश्राम दिनपछि हप्ताको पहिलो दिनको झिसमिसी उज्यालोमा मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न आए। हेर, त्यहाँ विशाल भूकम्प गयो किनकि परम प्रभुका एक स्वर्गदूत स्वर्गबाट तल ओर्लेर आए अनि ढुङ्गा हटाएर त्यसमाथि बसे। तिनको रूप बिजुली जस्तो थियो र पहिरन हिउँ जस्तै सेतो थियो। पहरेदारहरू डरले थरथर काँपे र मरेका मानिसहरू जस्तै भए। स्वर्गदूतले ती स्त्रीहरूलाई सम्बोधन गरे र भने, भयभीत नहो किनकि मलाई थाहा छ तिमीहरूले क्रुसमा टाँग्नुभएका येशूलाई खोज्दैछौ। उहाँ यहाँ हुनुहुन्न, उहाँले भन्नुभए अनुसार उहाँ जीवित भई उठ्नु भएको छ। आएर प्रभुलाई राखेको ठाउँ हेर, झट्टै जाओ र उहाँका चेलाहरूलाई भन, उहाँ मृतकहरूबाट जीवित भई उठ्नु भएको छ। हेर, उहाँ तिमीहरूभन्दा अघि गालिलमा जाँदै हुनुहुन्छ, त्यही नै तिमीहरूले उहाँलाई देख्नेछौ। हेर, मैले तिमीहरूलाई बताइदिएको छु। ती स्त्रीहरू डर र बडो आनन्दका साथ छिट्टै चिहानबाट निस्के अनि उहाँका चेलाहरूलाई यो बताउनको निम्ति दौडे। हेर, येशूले तिनीहरूलाई भेट्नुभयो र भन्नुभयो, सबैलाई अभिवादन। ती स्त्रीहरू आए, उहाँका पाउ पक्रे र उहाँलाई दण्डवत गरे। त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, नडराओ, जाओ र मेरा भाइहरूलाई गालिलमा जानु भनेर भनिदेऊ, त्यहाँ तिनीहरूले मलाई भेट्नेछन्। ती स्त्रीहरू जाँदै गरेका बेला हेर, केही पहरेदारहरू सहरमा गए र मुख्य पुजारीहरूलाई त्यहाँ भएका सबै घटना बताइदिए। जब मुख्य पुजारीहरूले धर्मगुरूहरूलाई भेटे र ती सबै घटनाको बारेमा तिनीहरूसँग छलफल गरे, तिनीहरूले सिपाहीहरूलाई धेरै पैसा दिए र तिनीहरूलाई भने, तिमीहरूले अरूहरूलाई यस्तो भन, हामी सुतिरहेका बेला यीशुका चेलाहरू आए र उसको शव चोरेर लगे। यदि यो खबर बडा हाकिम कहाँ पुग्यो भने हामी उहाँलाई मनाउनेछौ र तिमीहरूलाई कुनै समस्या पर्न दिने छैनौ। अनि ती सिपाहीहरूले पैसा लिए र उनीहरूलाई सिकाए अनुसार गरे। यही खबर यहुदीहरूका माझमा सर्वत्र फैलियो र आजको दिनसम्म पनि यही कायम छ। अब 11 जना चेला गालिलको त्यस डाँडामा गए जहाँ यीशुले जानु भनी तिनीहरूलाई निर्देशन दिनुभएको थियो। जब उनीहरूले उहाँलाई देखे, उनीहरूले उहाँलाई दण्डवत गरे, तर कतिले चाहिँ शंका गरे। यीशु उनीहरू कहाँ आउनुभयो र उनीहरूलाई भन्नुभयो, स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ, यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देऊ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ, हेर यस युगको अन्त्यसम्म म सधैँ तिमीहरूको साथमा छु। ती दिनमा बप्तिस्मा दिने यहुन्ना यहुदियाको उजाड स्थानमा यसो भनेर प्रचार गर्दै आए, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिकै छ, किनभने यी मानिस तिनै हुन् जसको बारेमा यसैया अगम भक्तद्वारा यसो भनिएको थियो, उजाड स्थानमा एकजना कराउनेको आवाज, परमप्रभुको मार्ग तयार पार, उहाँका पथहरू सोझा बनाओ। अब यहुन्नाले उटको रौंका वस्त्र र कम्बरमा छालाको पेटी लगाउँथे, उनका खानेकुरा सलह र वनमह थिए। त्यसपछि यरुसलेम, सारा यहुदिया र यर्दन नदी वरपरका सबै क्षेत्रका मानिसहरू उनी कहाँ आए। तिनीहरूले आआफ्ना पाप स्वीकार गर्दै यर्दन नदीमा बप्तिस्मा लिए। तर जब तिनले धेरै फारिसीहरू र सदुकीहरू बप्तिस्माको निम्ति तिनी कहाँ आएको देखे, तिनले तिनीहरूलाई भने, विषालु सर्पका सन्तान हो, आउन लागेको क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेताउनु दियो, पश्चाताप गरी अनुसारको फल फलाओ र आफ्नै बीचमा यस्तो विचार नगर, अब्राहम नै हाम्रा पिता हुन्, किनकि म तिमीहरूलाई भन्दछु अब्राहमका निम्ति परमेश्वरले यी ढुङ्गाहरूबाट पनि सन्तान उत्पन्न गराउन सक्नुहुन्छ। रुखहरूको जरामा वञ्चरो अघि नै परिसकेको छ, त्यसैले असल फल नफलाउने हरेक रुख काटी ढालिनेछ र आगोमा फ्याँकिनेछ। म तिमीहरूलाई पश्चातापको निम्ति पानीले बप्तिस्मा दिन्छु, तर म पछि आउनुहुने चाहिँ मभन्दा शक्तिशाली हुनुहुन्छ र म उहाँका जुत्ता बोक्न पनि योग्यको छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। उहाँको खोलालाई राम्ररी सफा गर्न र धनसारमा उहाँको गहुँ थुपार्न उहाँको निफन्नी नाङ्लो उहाँको हातमा छ, तर उहाँले भुसलाई चाहिँ कहिल्यै निभाउन नसकिने आगोले डढाइदिनुहुनेछ। त्यसपछि यहुन्नाबाट बप्तिस्मा लिनको निम्ति येशु गालिलबाट यर्दन नदीमा आउनुभयो, तर यहुन्नाले यसो भन्दै उहाँलाई रोक्न खोजिरहे, मैले पो तपाईँबाट बप्तिस्मा लिनुपर्नेमा के तपाईँ चाहिँ म कहाँ आउनुहुन्छ? यसले जवाफ दिँदै तिनलाई यसो भन्नुभयो, अहिलेलाई यस्तै हुन देऊ, किनकि सबै धार्मिकता पूरा गर्नु हाम्रो निम्ति उपयुक्त छ। तब येशुलाई बप्तिस्मा दिन यहुन्ना राजी भए। बप्तिस्मा भइसकेपछि येशु तुरन्तै पानीबाट बाहिर निस्केर आउनुभयो र हेर, उहाँको निम्ति स्वर्ग उघारियो, उहाँले परमेश्वरका आत्मा ढुकुर जस्तै गरी तल झर्दै आफूमाथि आइरहनु भएको देख्नुभयो। हेर, स्वर्गबाट येशु भन्ने एउटा आवाज आयो, यिनी मेरा अति प्रिय पुत्र हुन्, म यिनीसँग अत्यन्त प्रसन्न छु। त्यसपछि शैतानबाट परिचित हुनलाई पवित्र आत्माद्वारा येशु उजाड स्थानमा डोर्याइनु भयो। 40 दिन र 40 रात उपवासमा रहनु भएपछि उहाँ पकाउनु भयो। परीक्षा गर्ने आएर उहाँलाई भन्यो, यदि तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी हुने आज्ञा गर्नुहोस्। तर येशुले उत्तर दिनुभयो, येशु लेखिएको छ, मानिस रोटीले मात्र बाँच्दैन तर परमेश्वरको मुखबाट निस्कने हरेक वचनद्वारा बाँच्छ। त्यसपछि शैतानले उहाँलाई पवित्र सहरमा लग्यो अनि उहाँलाई मन्दिरको सबैभन्दा अग्लो ठाउँमा राख्यो अनि उहाँलाई भन्यो, यदि तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ भने तल हाम फाल्नुहोस्, किनकि येशु लेखिएको छ, तपाईँको हेरचाह गर्न उहाँले आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ अनि तपाईँका खुट्टा ढुङ्गामा नबजारिउन् भनेर तिनीहरूले तपाईँलाई आफ्ना हातले माथि उठाउनेछन्। यसोले त्यसलाई भन्नुभयो, फेरि यस्तो लेखिएको छ, तैँले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर। फेरि शैतानले उहाँलाई एउटा धेरै अग्लो पहाडमा लग्यो र संसारका सबै राज्यहरू तिनका सबै वैभवसहित उहाँलाई देखायो। त्यसले उहाँलाई भन्यो, यदि तपाईँले घोप्टो परेर मलाई दण्डवत गर्नुभयो भने यी सबै थोक म तपाईँलाई दिनेछु। त्यसपछि येशुले त्यसलाई भन्नुभयो,
सैतान यहाँबाट गइहाल, किनकि यीशु लेखिएको छ, तैले परम प्रभु आफ्ना परमेश्वरको मात्र दण्डवत गर्नेछस् र तैले उहाँको मात्र सेवा गर्नेछस्। अनि सैतान उहाँको सामुबाट गयो र हेर स्वर्गदूतहरू आएर उहाँको सेवा गरे। अनि जब यूहन्ना पक्राउमा परेको यीशुले सुन्नुभयो, उहाँ गालिलमा फर्कनुभयो। उहाँले नासरत छोड्नुभयो र कफरनहुममा गई त्यहाँ बस्नुभयो। कफरनहुम जबलुन र नाप्तालीका क्षेत्रमा गालिल समुद्रको छेउमा पर्छ। यसैले अगमवक्ताद्वारा भनिएका कुरा पूरा हुनको निम्ति यस्तो भयो। अन्य जातिहरूको गालिल, यर्दनपारी समुद्रतर्फ, जबलुनको भूमि र नाप्तालीको भूमि, अन्धकारमा बसेका मानिसहरूले महान ज्योति देखेका छन् र त्यस क्षेत्रमा र मृत्युको छायामा बसेकाहरूमाथि एउटा ज्योति उदाएको छ। त्यस समयदेखि येशूले येशू भन्दै प्रचार गर्न थाल्नुभयो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आएको छ। जब उहाँ गालिलको समुद्र छेउमा हेर्दै हुनुहुन्थ्यो, उहाँले दुई दाजुभाइ पत्रुस भनिने सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेका देख्नुभयो, किनकि उनीहरू मछुवाहरू थिए। येशूले तिनीहरूलाई भन्नुभयो, आओ मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवा बनाउनेछु। तुरन्तै उनीहरूले जाल छाडे र उहाँको पछि लागे। जब येशू त्यहाँबाट जाँदै हुनुहुन्थ्यो, उहाँले अर्का दाजुभाइलाई देख्नुभयो। उनीहरू जब्दियाका छोरा याकुब र उनका भाइ यूहन्ना थिए। उनीहरू आफ्ना बुबा जब्दियासँग डुङ्गामा जालहरूको मर्मत गर्दै थिए। उहाँले तिनीहरूलाई बोलाउनु भयो र उनीहरूले तुरन्तै तिनीहरूका डुङ्गा र बुबालाई छोडी उहाँको पछि लागे। येशूले गालिलका सभाघरहरूमा सिकाउँदै परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूका बीचमा हर प्रकारका रोग र बिरामीहरूलाई निको पार्दै गालिलका सबै ठाउँमा जानुभयो। उहाँको विषयका खबर सारा सिरियाभरि फैलियो। मानिसहरूले बिरामीहरू, विभिन्न रोगहरू र दुखाइले ग्रस्त भएकाहरू, भूत लागेकाहरू, छारे रोग लागेकाहरू र पक्षघातीहरू सबैलाई उहाँको अघि ल्याए अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो। गालिल, डेकापोलिस, यरुसलेम, यहुदिया र यर्दनपारीबाट आएको मानिसहरूको ठूलो भीड उहाँको पछि लाग्यो। मानिसहरूको भीडलाई देखेर येशू डाँडामाथि जानुभयो। उहाँ बस्नुभएपछि उहाँका चेलाहरू उहाँ कहाँ आए। उहाँले आफ्नो मुख खोल्नुभयो र तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो, धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो। धन्य हुन् तिनीहरू जसले शोक गर्दछन्, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्। धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन्। धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त पारिनेछन्। धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्। धन्य आत्मामा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका सन्तान कहलाइनेछन्। धन्य धार्मिकताका निम्ति सताइएकाहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो। तिमीहरू धन्यका हौ जब मानिसहरूले तिमीहरूको अपमान गर्दछन् र तिमीहरूलाई दुःख कष्ट दिन्छन् वा मेरो खातिर तिमीहरूका विरुद्धमा झुटो रूपमा सबै किसिमका दुष्ट कुराहरू भन्दछन्। आनन्दित हौ र निकै खुसी हौ, किनकि स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। यसरी नै तिमीहरूभन्दा अघिका अगमवक्ताहरूलाई मानिसहरूले सताएका थिए। तिमीहरू यस पृथ्वीका नुन हौ, तर यदि नुनले आफ्नो स्वाद गुमायो भने यसलाई फेरि कसरी नुनिलो बनाउने? यसलाई बाहिर फ्याँक्न र मानिसहरूका खुट्टाले कुल्चन बाहेक अरू कुनै पनि कामको निम्ति त्यो उपयोगी हुँदैन। तिमीहरू यस संसारका ज्योति हौ, डाँडामाथि बसालिएको सहर लुक्न सक्दैन। न त मानिसहरूले बत्ती बालेर डालो मुनि राख्दछन्, बरु त्यसलाई समाधानमाथि राख्दछन् र घरमा भएका सबैको निम्ति त्यसले उज्यालो दिन्छ। मानिसहरूका बीचमा तिमीहरूको ज्योति यसरी चम्कियोस् कि तिनीहरूले तिमीहरूका असल कामहरूलाई देखुन् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको प्रशंसा गरून्। म अगमवक्ताहरू वा व्यवस्थालाई नष्ट गर्न आएको हुँ भनी नसोच, म तिनलाई नष्ट गर्न होइन तर पूरा गर्न आएको हुँ। म तिमीहरूलाई साँच्चै भन्दछु कि स्वर्ग र पृथ्वी टलेर नगएसम्म र सबै सानो अक्षर पूरा नभएसम्म व्यवस्थाको एउटा सानो अक्षर वा एउटा बिन्दु पनि बितेर जाने छैन। त्यसकारण जसले यी आज्ञाहरूका सानाभन्दा साना कुरालाई भङ्ग गर्दछ र अरूलाई पनि त्यसो गर्न सिकाउँदछ त्यो स्वर्गको राज्यमा सबैभन्दा तुच्छ ठहरिनेछ, तर जसले यी आज्ञाहरूलाई मान्दछ र त्यही गर्न सिकाउँदछ ऊ स्वर्गको राज्यमा सबैभन्दा उच्च ठहरिनेछ। म तिमीहरूलाई भन्दछु कि तिमीहरूको धार्मिकता शास्त्री र फारिसीहरूको भन्दा बढी भएन भने तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्ने छैनौ। प्राचीन समयका मानिसहरूलाई यसो भनिएको तिमीहरूले सुनेका छौ, हत्या नगर र हत्या गर्ने चाहिँ इन्साफको जोखिममा पर्नेछ। तर म तिमीहरूलाई भन्दछु, आफ्नो भाइसँग रिसाउने जो कोही इन्साफको जोखिममा पर्नेछ, र जो कसैले आफ्नो भाइलाई त्यो काम नलाग्ने मानिस भनेर भन्छ भने त्यो महासभामा उभयनी जोखिममा पर्नेछ र जो कसैले तो मूर्ख भन्दछ त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ। त्यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढाउँदै गर्दा तिम्रो भाइसँग तिम्रो विरुद्धमा के कुरा छ भन्ने कुरा तिमीलाई याद आयो भने तिम्रो भेटी त्यही वेदीको अगाडि छोड र आफ्नो बाटो लाग। पहिले आफ्नो भाइसँग मिलाप गर र तब आऊ र आफ्नो भेटी चढाऊ। तिमीलाई दोष लगाउनेसँग अदालतको बाटोमा तिनीसँगै जाँदै गर्दा नै छिट्टै मिलाप गर, नत्र त तिमीलाई दोष लगाउनेले तिमीलाई न्यायकर्ताको हातमा सुम्पिदेला र न्यायकर्ताले तिमीलाई अधिकारीको हातमा सुम्पिदेलान् र तिमी जारखानामा परौला। साँच्चै म तिमीहरूलाई भन्दछु, तिम्रो ऋणको एक एक पैसा चुक्ता नगरुन्जेलसम्म तिमी त्यहाँबाट कहिल्यै बाहिर आउने छैनौ। तिमीहरूले यसरी भनिएको सुनेका छौ, व्यभिचार नगर। तर म तिमीहरूलाई भन्दछु कि यदि कसैले एउटी स्त्रीलाई काम वासनाको दृष्टिले हेर्दछ भने त्यसले अघि नै आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ। यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई निकालिदेऊ र तिमीबाट टाढै फ्याँकिदेऊ। तिम्रो सम्पूर्ण शरीर नरकमा फ्याँकिनुभन्दा आफ्नो शरीरको कुनै एउटा अङ्ग गुमाउनु नै तिम्रो लागि असल हुन्छ। यदि तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई काटिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ। तिम्रो सम्पूर्ण शरीर नरकमा जानुभन्दा आफ्नो शरीरको कुनै एउटा अङ्ग गुमाउनु नै तिम्रो लागि असल हुन्छ। यसो पनि भनिएको थियो, जसले आफ्नी पत्नीलाई त्याग्दछ उसले तिनलाई त्यागपत्र दियोस्। तर म तिमीहरूलाई भन्दछु कि व्यभिचारको कारण बाहेक आफ्नी पत्नीलाई त्याग्नेले तिनलाई व्यभिचारिणी तुल्याउँदछ अनि त्याग गरिएकी स्त्रीसँग विवाह गर्नेले व्यभिचार गर्दछ। फेरि तिमीहरूले प्राचीन समयका मानिसहरूलाई यसो भनिएको सुनेका छौ, झुटो शपथ नखा तर परम प्रभुमा ती शपथहरू पूरा गर। तर म तिमीहरूलाई भन्दछु कि शपथ खाँदै नखाऊ, न त स्वर्गको किनकि त्यो परमेश्वरको सिंहासन हो, न त पृथ्वीको किनकि त्यो उहाँको खुट्टाको निम्ति पावदान हो, न त यरुसलेमको किनकि यरुसलेम महान राजाको सहर हो, न त आफ्नो शिरको शपथ खाओ किनकि तिमीहरूले एउटै केसलाई पनि सेतो वा कालो बनाउन सक्दैनौ। तर तिमीहरूको बोली होलाई हो नै वा होइनलाई होइन नै भन्ने होस्, त्योभन्दा बढी जुनसुकै कुरा पनि दुष्टबाट आएको हुन्छ। तिमीहरूले यसो भनिएको सुनेका छौ, आँखाको बदला आँखा र दाँतको बदला दाँत। तर म तिमीहरूलाई भन्दछु, जो दुष्ट छ त्यसलाई प्रतिरोध नगर, त्यसको सट्टामा जसले तिम्रो दाहिने गालामा हिर्काउँछ उसलाई तिम्रो अर्को गाला पनि थापिदेऊ। यदि कसैले तिम्रो विरुद्ध मुद्दा चलाएर तिम्रो दोब्रा लिन खोज्छ भने त्यसलाई तिम्रो खास्टो पनि देऊ। कसैले तिमीलाई 1 किलोमिटर जानको लागि बाध्य गराउँछ भने उसँग 2 किलोमिटर जाऊ। तिमीहरूसँग माग्ने जो कोहीलाई देऊ र तिमीहरूसँग उधारो माग्न चाहनेहरूलाई इन्कार नगर। तिमीहरूले यसो भनिएको सुनेका छौ, आफ्नो छिमेकीलाई प्रेम गर र आफ्नो शत्रुलाई घृणा गर। तर म तिमीहरूलाई भन्दछु, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर। तिमीहरूलाई सराप्नेहरूलाई आशिष दियो र तिमीहरूलाई घृणा गर्नेहरूका निम्ति असल काम गर, ताकि तिमीहरू स्वर्गमा हुनुहुने तिमीहरूका पिताका छोराहरू कहलाइन सक। उहाँले असल र दुष्ट दुवैका लागि आफ्नो घामलाई उधाउन लगाउनुहुन्छ अनि धर्मी र अधर्मी दुवैका लागि झरी पठाइदिनुहुन्छ। यदि तिमीलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने तिमीहरूले के इनाम पाउँछौ र के कर उठाउनेहरूले पनि त्यसै गर्दैनन् र? यदि तिमीहरूले आफ्ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्दछौ भने अरूहरूले भन्दा तिमीहरूले के बढी गर्यौ र? के अन्य जातिहरूले पनि त्यस्तै गर्दैनन् र? त्यसकारण जसरी तिमीहरूका स्वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्छ त्यसरी नै तिमीहरू पनि सिद्ध हौ। तिमीहरूले आफ्ना धार्मिक कार्यहरूलाई मानिसहरूको सामान्य तिनीहरूले देखुन् भनेर नगर्न सावधान रह, नत्र त स्वर्गमा हुनुहुने पिताबाट तिमीहरूले कुनै इनाम पाउने छैनौ। त्यसैले जब तिमीहरूले कसैलाई केही दान दिन्छौ तब मानिसहरूबाट प्रशंसा पाउनको निम्ति पाखण्डीहरूले सभाघरहरूमा र सड़कहरूमा गरे जस्तै आफ्नै अघि तुरै नफोक। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्। तर जब तिमीहरू केही दान दिन्छौ तब तिमीहरूको दाहिने हातले जे गर्दैछ त्यो तिमीहरूको देब्रे हातले थाहा नपाओस्, ताकि तिमीहरूको दान गुप्तमा होस् अनि गुप्तमा देख्नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ। जब तिमीहरू प्रार्थना गर्छौ तब पाखण्डीहरू जस्ता नहो, किनकि मानिसहरूले उनीहरूलाई देखुन् भनेर उनीहरू सभाघरहरू र बाटोका छेउमा उभिएर प्रार्थना गर्न मन पराउँछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्। तर जब तिमी प्रार्थना गर्छौ तब आफ्नो भित्री कोठामा जाऊ, ढोका बन्द गर र गुप्तमा हुनुहुने आफ्ना पितासँग प्रार्थना गर, त्यसपछि गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। अनि जब तिमीहरू प्रार्थना गर्छौ व्यर्थमा नबरबराओ जसरी अन्य जातिहरूले गर्छन्, किनकि धेरै बोल्नाले तिनीहरूको सुनाई हुन्छ भनी तिनीहरू ठान्दछन्। त्यसै कारण तिनीहरू जस्ता नहो, किनकि तिमीहरूले माग्नुभन्दा अघि नै तिमीहरूलाई के कुराको खाँचो छ भनी तिमीहरूका पिता जान्नुहुन्छ। त्यसैले यसरी प्रार्थना गर, हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईँको नाउँ पवित्र गरियोस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तै यस पृथ्वीमा पूरा होस्, हामीलाई आज हाम्रो दिनभरिको भोजन दिनुहोस्, हाम्रा अपराध क्षमा गरिदिनुहोस् जसरी हामीले हाम्रा विरुद्धमा अपराध गर्नेहरूलाई क्षमा गरेका छौँ, हामीलाई परीक्षामा नडोर्याउनुहोस् तर दुष्टबाट छुटकारा दिनुहोस्, किनकि राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमेन। यदि तिमीहरूले मानिसहरूका पापलाई क्षमा गर्यो भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा दिनुहुनेछ, तर यदि तिमीहरूले उनीहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले पनि तिमीहरूका अपराध क्षमा गर्नुहुने छैन। जब तिमीहरू उपवास बस्दछौ तब पाखण्डीहरूले गरे जस्तै उदास अनुहार नबनाओ, किनकि तिनीहरू मानिसहरूका अघि उपवास बसेको जस्तो देखिन सकियोस् भनेर तिनीहरूले आफ्ना अनुहारलाई बिगार्छन्। साँच्चैमा तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्। तर तिमी जब उपवास बस्छौ आफ्ना शिरमा तेल लगाऊ र आफ्ना मुख धो, यसरी मानिसहरूका नजरमा तिमी उपवास बसिरहेको जस्तो देखिँदैनौ, तर गुप्तमा हुनुहुने तिम्रो पितालाई मात्र त्यो थाहा हुन्छ, अनि गुप्तमा देख्नुहुने तिम्रो पिताले तिमीलाई इनाम दिनुहुनेछ। पृथ्वीमा आफ्नो निम्ति धन सम्पत्ति नथुपार, किरा र खियाले त्यसलाई नष्ट गर्छन् र चोरहरूले चोरेर लैजान्छन्। बरु आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार, जहाँ न त खिया वा किराले नष्ट गर्दछ न त चोरहरूले चोरेर लैजान्छन्। किनकि जहाँ तिम्रो धन सम्पत्ति हुन्छ त्यहाँ तिम्रो मन पनि हुनेछ। आँखा शरीरको निम्ति त्यसै कारण यदि तिम्रो आँखा असल छन् भने तिम्रो सम्पूर्ण शरीर नै पूरा उज्यालो हुनेछ, तर यदि तिम्रो आँखा खराब छ भने तिम्रो सम्पूर्ण शरीर नै पूरा अँध्यारो हुनेछ। त्यसै कारण यदि तिमीमा भएको ज्योति वास्तवमा अँध्यारो भयो भने त्यो अन्धकार कति ठूलो होला। कसैले पनि दुईजना मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले कि त एउटालाई घृणा गर्छ र अर्कोलाई प्रेम गर्दछ, वा एउटा प्रति समर्पित हुन्छ र अर्कोको उपेक्षा गर्दछ। तिमीहरूले परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ। त्यसै कारण म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्ना प्राणको बारेमा के खाउला वा के पिउला भनेर वा आफ्नो शरीरको बारेमा के लगाउला भनेर चिन्ता नगर। के प्राण भोजनभन्दा र शरीर वस्त्रभन्दा मूल्यमान हुँदैन र? आकाशका चराहरूलाई हेर, तिनीहरूले न त बिउ छर्छन् वा कटनी गर्छन् वा अन्न फकारीमा बटुल्छन्, तर पनि तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तीभन्दा धेरै बहुमूल्य छैनौ र? अनि तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ र? अनि तिमीहरू किन लगाउने लुगाको लागि चिन्ता गर्छौ? मैदानका लिली फूलहरूलाई हेर, ती कसरी बढ्छन्? तिनीहरूले न त परिश्रम गर्छन् न त कपडा नै बुन्छन्। र पनि म तिमीहरूलाई भन्छु, सोलोमन राजा पनि आफ्नो सम्पूर्ण गौरवमा यिनीहरू झैं आभूषित थिएनन्। यदि परमेश्वरले आज हुने र भोलि आगोको भट्टीमा फ्याँकिने मैदानका घाँसहरूलाई समेत पहिराउनुहुन्छ भने तिमीहरूलाई त झन कति बढी पहिराउनुहुनेछ। ए अल्पविश्वासीहरू हो, यसो भनेर चिन्ता नगर, हामी के खाउँला वा हामी के पिउँला वा हामी के लगाउँला, किनकि यी सबै कुरा त अन्य जातिहरूले खोज्छन् र यी कुराहरू तिमीहरूलाई आवश्यक छ भन्ने कुरा तिमीहरूका स्वर्गमा हुनुहुने पिताले जान्नुहुन्छ। तर पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर, अनि यी सबै थोक तिमीहरूलाई दिइनेछ। यसै कारण भोलिको निम्ति चिन्ता नगर, किनकि भोलिको चिन्ता भोलिको दिनले नै गर्नेछ। आजको दुःख आजको लागि पर्याप्त छ। अरूको इन्साफ नगर र तिमीहरूको पनि इन्साफ हुने छैन, किनकि जुन इन्साफले तिमीहरूले इन्साफ गर्छौ त्यही इन्साफले तिमीहरूको पनि इन्साफ हुनेछ। जुन नापले तिमीहरूले नाप्छौ त्यही नापले तिमीहरू पनि नापिनेछौ, किनकि तिमीले आफ्नो भाइका आँखामा भएको सानो छेसको देख्छौ तर आफ्नै आँखामा भएको मुढालाई तिमी ख्याल गर्दैनौ। तिमीले आफ्नो भाइलाई मलाई तिम्रो आँखामा भएको सानो छेसको निकाल्न देऊ भनेर कसरी भन्न सक्छौ, जबकि मुढा चाहिँ तिम्रो आफ्नै आँखामा छ। ए कपटी हो, पहिले तिम्रो आफ्नै आँखामा भएको मुढालाई निकाल र तिमीले आफ्नो भाइको आँखामा भएको सानो छेसको निकाल्न स्पष्टसँग देख्नेछौ। पवित्र थोक कुकुरहरूलाई नदेऊ र आफ्ना मोतीहरू सुँगुरहरूको अगाडि नफाल, नत्र त तिनीहरूले तिनलाई खुट्टाले कुल्चिलान् र फर्केर तिमीहरूलाई आक्रमण गर्लान्। माग र त्यो तिमीहरूलाई दिइनेछ, खोज र तिमीहरूले भेट्टाउनेछौ, ढकढकी आऊ र तिमीहरूका निम्ति उघारिनेछ, किनकि माग्नेले पाउनेछ खोज्नेले भेट्टाउनेछ ढकढक्याउनेको निम्ति ढोका उघारिनेछ। अथवा तिमीहरूमध्ये यस्तो मानिस कोही छ जसले आफ्नो छोराले रोटी माग्दा उसलाई ढुङ्गा देला वा उसले माछा माग्दा उसलाई सर्प देला, यसकारण तिमीहरू दुष्ट भएर पनि आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले उहाँसँग माग्नेहरूलाई कति व्रता गरेर असल थोक दिनुहुन्छ। यसकारण मानिसहरूले तिमीहरूको निम्ति जस्तो गरेको चाहन्छौ तिमीहरूले तिनीहरूसँग त्यस्तै गर्नुपर्छ। यही नै व्यवस्था र अगमवक्ताको शिक्षा हो। साँगुरो ढोकाबाट भित्र बस्छ किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छन् र त्यस बाटोबाट पस्ने मानिसहरू धेरै छन्। किनकि जीवनमा डोर्याउने ढोका साँगुरो र बाटो कठिन हुन्छन् र त्यो भेट्टाउने थोरै मात्र छन्। झुट्टा अगमवक्ताहरूदेखि होसियार बस्छ जो भेडाको भेषमा आउँदछन् तर भित्र चाहिँ तिनीहरू डरलाग्दा बुवासाहरू हुन्। तिनीहरूका फलहरूद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। के मानिसहरूले काँडाको झाडीबाट अङ्गुर बटुल्छन् वा सिउँडीबाट अञ्जीर टिप्छन् र यसरी नै हरेक असल रुखले असलै फल फलाउँछ तर खराब रुखले खराबै फल फलाउँछ। असल रुखले खराब फल फलाउन सक्दैन न त खराब रुखले असल फल नै फलाउन सक्छ। असल फल नफलाउने हरेक रुख काटिनेछ र आगोमा फालिनेछ। यसकारण तिनीहरूका फलहरूद्वारा नै तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्ने छैनन् तर स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मात्र स्वर्गको राज्यमा प्रवेश गर्नेछ। त्यस दिन धेरै मानिसले मलाई भन्नेछन् हे प्रभु के तपाईँको नाउँमा हामीले अगमवाणी बोलेनौ र के तपाईँको नाउँमा भूतहरू थपाएनौ र तपाईँको नाउँमा धेरै शक्तिशाली कामहरू गरेनौ र तब म खुल्लम खुल्ला तिनीहरूलाई भन्नेछु मैले तिमीहरूलाई कहिल्यै पनि चिनेको थिइनँ ए दुष्ट काम गर्नेहरू हो मबाट टाढा भइहाल। यसै कारण हरेक जसले मेरो वचन सुन्छ र ती पालन गर्छ त्यो बुद्धिमान मानिस जस्तै हो जसले आफ्नो घर चट्टानमाथि बनायो पानी पर्यो बाढी आयो र हुरी आयो र त्यस घरलाई हान्यो तर त्यो घर ढलेन किनकि त्यो घर चट्टानमाथि बनाइएको थियो। तर हरेक जसले मेरो वचन सुन्छ र पालन गर्दैन त्यो मूर्ख मानिस जस्तै हो जसले आफ्नो घर बालुवामाथि बनायो पानी पर्यो बाढी आयो र हुरी आयो र त्यस घरलाई हान्यो अनि त्यो घर ढल्यो र पूर्ण रूपमा नष्ट भयो। जब येशूले यी वचन भनेर सक्नुभयो भीड उहाँको शिक्षा सुनेर साह्रै अचम्मित भयो किनकि उहाँले तिनीहरूका शास्त्रीहरूले जस्तो गरी होइन तर अधिकार भएको मानिसले जस्तो गरी तिनीहरूलाई सिकाउनु भयो। जब येशू डाँडाबाट तल ओर्लनुभयो ठूलो भीडले उहाँलाई पछ्यायो हेर एकजना कुष्ठरोगी उहाँ कहाँ आयो र उहाँको अघि घोप्टो पर्यो र भन्यो हे प्रभु तपाईँले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ। येशूले आफ्नो हात पसारेर उसलाई छुनुभयो र भन्नुभयो म इच्छा गर्छु तिमी शुद्ध हौ। तुरुन्तै आफ्नो कुष्ठरोगबाट ऊ शुद्ध भयो। येशूले उसलाई भन्नुभयो हेर कुनै पनि मानिसलाई केही नभन्नु आफ्नो बाटो लाग आफैलाई पुजारी कहाँ देखाऊ र मानिसहरूको अघि गवाही होस् भनेर मूसाले आज्ञा गरे अनुसार भेटी चढाऊ। जब येशू कफरनहूममा प्रवेश गर्नुभयो एकजना कप्तान उहाँ कहाँ आएर उहाँलाई भिन्ती गरे हे प्रभु मेरो एकजना नोकर पक्षघातले ग्रसित भएर घरमा उछ्यान परेको छ र ऊ भयानक पीडामा छ। येशूले तिनलाई भन्नुभयो म आएर उसलाई निको पार्नेछु। कप्तानले जवाफ दिएर भने प्रभु तपाईँ मेरो घरको छानामुनि आउनको निम्ति म योग्यको छैन तपाईँले केवल वचन मात्र बोलिदिनुहोस् र मेरो नोकर निको हुनेछ। म पनि एउटा यस्तो मानिस हुँ जो अधिकारको मुनि छु र मेरो मुनि पनि सिपाहीहरू छन्। म एकजनालाई जाऊ भन्छु ऊ जान्छ र अर्कोलाई आऊ भन्छु र ऊ आउँछ अनि मेरो नोकरलाई यो गर भन्छु र उसले त्यो गर्छ। जब येशूले यो सुन्नुभयो उहाँ छक्क पर्नुभयो र उहाँलाई पछ्याउनेहरूलाई भन्नुभयो साँच्चै म तिमीहरूलाई भन्छु इस्रायलमा पनि मैले यस्तो विश्वास भएको कोही पाएको छैन। म तिमीहरूलाई भन्छु धेरैजना पूर्व र पश्चिमबाट आउनेछन् अनि तिनीहरू अब्राहम इसहाक र याकुबसँग स्वर्गको राज्यको भोजमा बस्नेछन् तर राज्यका छोराहरू बाहिरी अन्धकारमा फालिनेछन् जहाँ रुवावासी र धाराकिटाई हुनेछ। यसोले त्यस कप्तानलाई भन्नुभयो जाऊ तिमीले विश्वास गरे जस्तै तिमीलाई होस् अनि त्यही घडी तिनको नोकर निको भयो। जब येशू पत्रुसको घरमा आउनुभयो उहाँले पत्रुसकी सासु ज्वरोले बिरामी भई थाला परिरहेकी देख्नुभयो। येशूले तिनको हातमा छुनुभयो अनि ज्वरोले तिनलाई छोड्यो। त्यसपछि तिनी उठिन् र उहाँको सेवा गर्न थालिन्। जब साँझ पर्यो मानिसहरूले भूतात्मा लागेका धेरै मानिसहरूलाई येशू कहाँ ल्याए। उहाँले वचनबाट भूतात्माहरूलाई निकाल्नुभयो र सबै बिरामीहरूलाई निको पार्नुभयो। यसरी यसै अगमवक्ताद्वारा भनिएको यस्तो वचन पूरा भयो। उहाँ आफैले नै हाम्रा कमजोरीहरू लिनुभयो र हाम्रा रोगहरू उठाइरहनुभयो। जब येशूले भीडलाई आफ्नो वरिपरि देख्नुभयो उहाँले तालको पारिपट्टि जानको निम्ति आज्ञा दिनुभयो। त्यसपछि एकजना शास्त्री आएर उहाँलाई भने गुरुज्यू तपाईँ जहाँ जानुहुन्छ म तपाईँलाई त्यही पछ्याउनेछु। येशूले तिनलाई भन्नुभयो स्यालहरूका दुला छन् र आकाशका चराचुरुङ्गीहरूका गुडहरू छन्, तर मानिसको पुत्रको त आफ्नो शिर राख्ने ठाउँ कहीँ छैन। चेलाहरू मध्ये एकजनाले उहाँलाई भने, प्रभु पहिले मलाई गएर मेरो बुवालाई गाड्न अनुमति दिनुहोस्। तर येशूले तिनलाई भन्नुभयो, मलाई पछ्याऊ र मुर्दाले नै आफ्ना मुर्दालाई गाड्न छोडिदेऊ। जब येशू डुङ्गामा चढ्नुभयो, उहाँका चेलाहरू उहाँको पछि पछि डुङ्गामा चढे। हेर, समुद्रमा प्रचण्ड आँधी भेरी चल्यो अनि त्यो डुङ्गा समुद्रको छालले छोपियो, तर येशू निदाइरहनु भएको थियो। चेलाहरू उहाँ कहाँ आएर उहाँलाई येशू भनी बिउझाए, हे प्रभु हामीलाई बचाउनुहोस्, हामी मर्ने लागेका छौं। येशूले तिनीहरूलाई भन्नुभयो, ए अल्पविश्वासीहरू, तिमीहरू किन डराउँछौ? त्यसपछि उहाँ उठ्नुभयो अनि बतास र समुद्रलाई हकार्नुभयो अनि त्यहाँ पूरै शान्ति छायो। ती मानिसहरू छक्क परे र भने, उहाँ कस्तो मानिस हुनुहुन्छ, बतास र समुद्रले पनि उहाँको आज्ञा मान्छन्। जब येशू समुद्रको पारिपट्टि र गदरिनीहरूको देशमा आउनुभयो, भूतात्माहरू लागेका दुईजना मानिसहरूलाई उहाँले भेटे। तिनीहरू च्यानबाट निस्केर आइरहेका थिए र धेरै हिंसात्मक थिए, त्यसैकारण त्यो बाटो भएर कोही पनि यात्रु जान सक्दैन थियो। हेर, तिनीहरूले ठूलो स्वरले कराएर भने, हे परमेश्वरका पुत्र, तपाईँसँग हाम्रो के सरोकार? के तोकिएको समयभन्दा पहिले नै तपाईँ यहाँ हामीलाई दुःख दिन आउनुभएको हो? त्यहाँ नजिकै धेरै सुँगुरहरूको एउटा बथान चलिरहेको थियो। ती भूतात्माहरूले उहाँलाई यसो भन्दै विन्ती गरे, यदि तपाईँले हामीलाई बाहिर निकाल्नुहुन्छ भने हामीलाई सुँगुरहरूको बथानमा पठाइदिनुहोस्। यसोले तिनीहरूलाई भन्नुभयो, जहाँ ती भूतात्माहरू बाहिर निस्के र सुँगुरहरू भित्र पसे। अनि हेर, सबै सुँगुरहरू त्यो भिरबाट तल हुर्दै गए र समुद्रमा खसे अनि तिनीहरू पानीमा डुबेर मरे। सुँगुरहरू चराइरहेका मानिसहरू त्यहाँबाट दौडेर सहरमा गए र सबै कुरा, विशेष गरी भूतात्मा लागेका मानिसहरूलाई के भएको थियो सो बताइदिए। हेर, पुरै सहर येशूलाई भेट्न आयो। जब तिनीहरूले उहाँलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूको इलाका छोडेर त्यहाँबाट जान अनुरोध गरे। येशू एउटा डुङ्गाभित्र प्रवेश गरेर पारिपट्टि जानुभयो र आफ्नो सहरमा आइपुग्नुभयो। हेर, मानिसहरूले उहाँका ओछ्यानमा सुतिरहेको एउटा पक्षघातीलाई ल्याए। तिनीहरूको विश्वास देखेर येशूले त्यो पक्षघात भएको व्यक्तिलाई भन्नुभयो, छोरा ढाडस गर, तिम्रो पाप क्षमा भएका छन्। हेर, त्यहाँका केही शास्त्रीहरूले आपसमा यसो भने, यो मानिसले ईश्वर निन्दा गरिरहेको छ। येशूले तिनीहरूको विचारलाई थाहा पाउनुभयो र भन्नुभयो, किन तिमीहरू आफ्ना हृदयमा दुष्ट विचार गरिरहेका छौ? कुन चाहिँ भन्न सजिलो छ, तिम्रा पाप क्षमा भएका छन् भन्न कि उठ र हिँड भन्न? तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भन्ने कुरा तिमीहरूले जान्न सक। त्यसपछि उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, उठ, आफ्नो ओछ्यान उठाऊ र आफ्नो घर जाऊ। अनि त्यो मानिस उठ्यो र आफ्नो घरतर्फ गयो। जब भिडले यो देख्यो, तिनीहरू भयभीत भएर मानिसहरूलाई यस्तो अधिकार दिनुहुने परमेश्वरको प्रशंसा गरे। येशू त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँले मत्ती नाउँ गरेको व्यक्तिलाई देख्नुभयो। उनी कर उठाउने ठाउँमा बसिरहेका थिए। उहाँले तिनलाई भन्नुभयो, मलाई पछ्याऊ। तिनी उठेर उहाँको पछि लागे। जब येशू खान घरमा बस्नुभयो, हेर, धेरै कर उठाउनेहरू र पापी मानिसहरूले येशू र उहाँका चेलाहरूसँगै खान बसे। जब फरिसीहरूले यो देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने, किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापी मानिसहरूसँग बसेर खान्छन्? जब येशूले यो सुन्नुभयो, उहाँले भन्नुभयो, निरोगीहरूलाई वैद्यको खाँचो पर्दैन, तर रोगीहरूलाई मात्र खाँचो हुन्छ। तिमीहरू जाओ र यसको अर्थ के हो सिक, म कृपा चाहन्छु तर बलिदान होइन, किनकि म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन आएको हुँ। त्यसपछि बप्तिस्मा दिने युहन्नाका चेलाहरू उहाँका आए र भने, किन हामी र फरिसीहरू प्राय उपवास बस्दछौ तर तपाईँका चेलाहरू उपवास बस्दैनन्? यसले तिनीहरूलाई भन्नुभयो, के विवाहमा आएकाहरू दुलहा तिनीहरूका साथमा हुँदाहुँदै दुखी हुन्छन् र? तर ती दिन आउनेछन् जब दुलहा तिनीहरूबाट टाढा लगिनेछन्, तिनीहरू उपवास बस्नेछन्। कसैले पनि पुरानो लुगालाई नयाँ कपडाको टालोले टाल्दैन, किनकि त्यो टालोले लुगालाई फटाउँछ अनि त्यहाँ झन् नराम्रो दुलो हुन्छ। न त कसैले नयाँ दाखमध्य पुरानो मध्यको मसकमा राख्दछ, नत्र त त्यो मसक फुट्छ अनि दाखमध्य पोखिन्छ र मसक नष्ट हुन्छ। तर मानिसहरूले नयाँ दाखमध्य नयाँ मध्यको मसकमा राख्दछन् र दुवै सुरक्षित रहन्छन्। जब येशूले तिनीहरूलाई यो कुरा भनिरहनु भएको थियो, हेर, एकजना अधिकारी आए र येशूलाई दण्डवत गरे। तिनले भने, मेरी छोरी भर्खरै मरेकी छिन्, तर आएर तपाईँले तिनीमाथि हात राखिदिनुहोस् र तिनी फेरि जीवित हुनेछिन्। त्यसपछि येशू उठ्नुभयो र तिनको पछि लाग्नुभयो र उहाँका चेलाहरू पनि पछि लागे। हेर, 12 वर्षदेखि रगत बग्ने रोग लागेकी एकजना स्त्री येशुको पछाडि आइन् र उहाँको वस्त्रको छेउ छोइन्, किनकि तिनले मनमनै येशु भनेकी थिइन्, मैले उहाँको वस्त्र मात्र छोए भने म निको पारिनेछु। तर येशु पछाडि फर्कनुभयो र तिनलाई देखेर भन्नुभयो, छोरी साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। अनि ती स्त्री तुरुन्तै निको भइन्। जब येशु त्यस अधिकारीको घरमा आउनुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भिडले ठूलो हल्ला गरिरहेका देख्नुभयो। उहाँले भन्नुभयो, पर जाओ, किनकि यी बालिका मरेकी छैनन् तर सुतिरहेकी छिन्। तर तिनीहरू उहाँको गिल्ला गरेर हाँसे। भिडलाई बाहिर पठाएपछि उहाँ कोठाभित्र जानुभयो र उहाँले तिनका हात समात्नुभयो र ती बालिका उठिन्। यो खबर त्यस क्षेत्रको चारैतिर फैलियो। जब येशु त्यहाँबाट जाँदै हुनुहुन्थ्यो, दुईजना अन्धाले उहाँलाई पछ्याए। तिनीहरू ठूलो स्वरले येशु भन्दै चिच्याए, हे दाउदका पुत्र, हामी माथि दया गर्नुहोस्। जब येशु घरभित्र आउनुभयो, ती अन्धहरू उहाँ कहाँ आए। येशुले तिनीहरूलाई भन्नुभयो, म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्छौ? तिनीहरूले उहाँलाई भने, जिउ प्रभु। त्यसपछि येशुले तिनीहरूका आँखा छोएर भन्नुभयो, तिमीहरूले विश्वास गरे अनुसार तिमीहरूलाई होस्। अनि तिनीहरूका आँखा खोलिए। त्यसपछि येशुले तिनीहरूलाई कडा साथ आज्ञा गर्नुभयो, ख्याल गर, यो कुराबारे कसैले पनि थाहा नहोस्। तर यी दुईजना मानिस बाहिर निस्के र यो खबर त्यो क्षेत्रभरि नै फैलियो। जब ती दुईजना मानिस जाँदै थिए, हेर, एकजना भूतात्मा लागेको बोल्न नसक्ने व्यक्तिलाई येशु कहाँ ल्याइयो। भूतात्मा दबाइएपछि त्यो व्यक्ति बोल्यो, भिडहरू छक्क परे र भने, इसरायलमा यस्तो कहिल्यै देखिएको थिएन। तर फारिसीहरूले येशु भनिरहेका देखे, यसले भूतात्माहरूको शासकद्वारा भूतहरू निकाल्दछ। येशु सारा शहरहरू र गाउँहरूमा जानुभयो। उहाँले राज्यको सुसमाचार प्रचार गर्दै र सबै किसिमका रोग र बिरामीहरूलाई निको पार्दै तिनीहरूका सभागारहरूमा सिकाउँदै हिँड्नुभयो। जब उहाँले भिडलाई देख्नुभयो, उहाँले तिनीहरूलाई टिठ्याउनुभयो, किनभने तिनीहरू विचलित र निराश थिए। तिनीहरू गोठाला बिनाका भेडाहरू जस्तै थिए। उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, फसल त प्रशस्त छ तर खेतालाहरू थोरै छन्। यसकारण फसलका प्रभुसँग प्रार्थना गर कि उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिउन्।